نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. اللہ سبحانہ تعالی ہمیں اس کا موقع دے رہا ہے کہ ہم ایک بار پھر اپنے آپ کو فوکس کریں. کسی وجہ سے دوبارہ خطبہ پڑھوں گی. نحمدہ و نصلی علی رسولہ الکریم اما بعد فاعوذ باللہ من الشیطان الرجیم رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہ قولی. دورہ قرآن 2021 DQ 21. آج ہم اس میں سے پارہ نمبر 19 کریں گے اللہ تعالیٰ کی دی ہوئی توفیق اور اس کی رحمت سے. خوبصورت پارہ ہے ہر دن کی طرح. اس میں بھی ہمارے لیے بے شمار عمل کے سوچ کو بھرنے کے نقطے ہیں. اور سب سے بڑی بات یہ ہے کہ جب ہم اللہ کے کلام کو اپنی اصلاح کی خاطر سننے کی نیت کر لیتے ہیں تو پھر اللہ تعالیٰ ہمارے دل و دماغ کو کھول دیتا ہے. پارے کا نام دیکھ لیجئے, وقال اللذین, اور کہا ان لوگوں نے. ایک قوم کا ذکر ہے, تذکرہ ہے کہ جو نبیوں کے ساتھ مماری کرتی ہے اور اللہ سبحانہ تعالیٰ کے بھیجے ہوئے نبی کو نہ ماننا. تو سورت فرقان کا جو بنیادی ٹاپک ہے نا, وہ رسالت کا انکار ہے. کچھ حصہ ہم نے شروع میں دیکھ لیا تھا, باقی آج جب دیکھیں گے تو آپ کو سمجھ آ جائے گا کہ ہر سورت کا کوئی ایک تھیم آیت ہوتی ہے نا, تھیم نقطہ ہوتا ہے. جیسے آپ کو سورت یونس پہ بتایا تھا کہ اس کا ٹاپک قرآن ہے, بالکل اسی طرح سے یاد رکھیے کہ سورت فرقان کا ٹاپک رسالت ہے. اور آپ بعد میں جب کبھی بھی فارغ ہوں گے زندگی میں, بہت سارے وقت آئیں گے آپ کے پاس, تو آپ کبھی اس کتاب کو کھول کر, اس سورت کو کھول کر, اس کی آیتوں کو گنیں گے, دیکھیں گے کہ اس میں کتنی دفعہ رسالت کی بات ہوئی ہے اور کس طریقے سے لوگ اس کے اندر نبی صلی اللہ علیہ وسلم, جو اس دور کے سب سے سچے, سب سے خوبصورت بات کرنے والے تھے, لیکن ان کی دعوت باوجود اس کے کہ دلوں میں اتر رہی تھی لیکن سمجھنا نہیں چاہتے تھے. کیونکہ جب بندے کا دل نہیں چاہتا نا کچھ کرنے کو, تو پھر کیا ہوتا ہے, وہ پھر سن کے بھی نہیں سننا چاہتا. تو بالکل اسی طرح سے آپ کو اس میں انشاءاللہ تعالی رسالت کا رنگ دکھے گا اور کیسے لوگ نبیوں کے ساتھ یہ باتیں کرتے ہیں. اور اس کے بعد پھر ہدایت کا طالب جو میرا اور آپ کا دل ہے. یہ کون ہے؟ یہ میرا اور آپ کا دل ہے. ہم قرآن کو سن رہے ہیں اور میں سنا بھی رہی ہوں. یقین کیجئے سب سے زیادہ یہ میری ہدایت کا ذریعہ بنتا ہے اور اللہ تعالیٰ مجھے آخری دم تک اس کو کرنے کی توفیق دے. قرآن سے کبھی ساتھ نہ ٹوٹے. اگر یہ قرآن کی رسی ہاتھ میں نہ ہوتی تو پتہ نہیں ہم کہاں چل جا چکے ہوتے, ہماری زندگیاں کس کھڈے میں ہمیں گرا چکی ہوتی. تو ہدایت کے طالب دل کے لیے اس بارے میں ایک پیغام ہے, اور وہ کیا ہے کہ مختلف جگہوں پہ ہو سکتا ہے کہ سننے والوں کو بعد میں یہ بات ایک آدھ آگے پیچھے لگے, لیکن تقریباً نصف رمضان گزر چکا اور گزر رہا ہے. آئیے تھوڑا سا ذرا اپنا جائزہ لے لیتے ہیں کہ ہم نے ان 15 دنوں میں کم و بیش, کچھ کے کم کچھ کے زیادہ, اور کوئی اگر بعد میں بھی سنتا ہے تو اس کو سمجھ آ جائے گا کہ ہم نے یہ کب پڑھا تھا, کہ جب ہم نصف پارے پہ تھے, یعنی جب ریکارڈ ہوا تھا یا جس وقت لائیو ہوا تھا. تو جب بھی کوئی چیز اپنی پیک پہ پہنچتی ہے, یاد رکھیے, پہاڑ پہ چڑھنے کو ذہن میں لے آئیے یا آپ کسی اور چیز کو, تو اس کے فوراً بعد نیچے گرنے کا خطرہ زیادہ ہوتا ہے. کسی بھی پہاڑی کو ذہن پہ لے آئیے, آپ اس پہاڑی پہ چڑھ رہے تھے اور آپ اس پہاڑی پہ جب چڑھ رہے تھے تو آپ کو بہت زور لگانا پڑا تھا, ایسے جیسے چڑھائیاں ناروے میں, تو سبھی کو میری بات سمجھ آ جائے گی. اوپر چڑھتے ہوئے سانس بھی پھولتا ہے, اکڑتا بھی ہے انسان, تھکتا بھی ہے, لیکن چونکہ چاہ نہیں جانا ہے تو پھر جاتے ہیں. بالکل اسی طرح جب ہم قرآن پاک کے پہلے 15 پارے پڑھ رہے ہوتے ہیں نا, تو اس وقت ہماری کیفیت کیا ہوتی ہے. ہمیں ہر دن اپنے آپ کو تھامنا پڑتا ہے, بے چین ہونا پڑتا ہے, ہائے اب کیسے, کیا کروں, کیسے ہوگا, یہ وہ. لیکن جو ہی 15ویں پارے تک آپ پاتے ہیں, جیسے الحمدللہ ہم تو 15 سے آگے آگے نا, آج تو ہمارے پاس 19واں پارا ہے. تو یہاں آ کر تھوڑا سا ایک طرف تو چیزیں آسان ہو جاتی ہیں, بیٹھنا, لکھنا, فوکس کرنا, یہ سب کچھ تو ہوتا ہی ہے, لیکن جو دوسری طرف خطرہ ہوتا ہے کہ انسان ریلیکس ہو جاتا ہے, ایزی گوئنگ ہو جاتا ہے. ऐसे वक्त में बहुत खतरा होता है, क्योंकि गाड़ी जब ऊपर जा रही होती है तो ड्राइवर फोकस होता है, बिल्कुल अपने आप को जमा के रखता है, लेकिन जब नीचे जा रहे हैं तो कभी कभी तो देखा गया है कि बस वो ब्रेक से पांव हटाकर बिल्कुल उसको न्यूट्रल पे कर देता है अपने गियर को। तो आपने मैंने केयरलेस नहीं होना, बड़ी कीमती घड़ियां हैं आगे आने वाली, और आप और मैं जितना ज्यादा अपने इस रमजान की जाती घड़ियों से फायदा उठा सके हमें उठा लेना चाहिए, क्योंकि जब आप इसको जाया कर देंगे तो ये याद रखिए कि आपको फिर पूरे 11 महीने तकरीबन नंबर एक गिल्ट होगा, परेशानी होगी, हाय अब कैसे, हाय रमजान आया चला गया, हाय इस दफा तो मुझे शुरू में दौरे कुरान सुनने का मौका भी मिला, वो सच्ची मैंने 4 सपारे 7 सुन लिए, और जो मैंने सुन लिए थे वो मुझे आज भी याद हैं, और ये है और वो है। तो आज अभी आपके और मेरे पास वक्त है, जब कल नहीं रहेगा तो क्या होगा, इसको जरा सा अपनी जिंदगी में रखिए। और एक छोटी सी तहरीर है ये, अत-तबसीरतु फिलवास, किताब का नाम है, पेज 2 इसका, 80 जिल्द 2 है और पेज 88 है। लिखने वाले हैं इमाम इब्ने जौजी रहमहुल्ला, कहते हैं कि निस रमजान गुजर चुका है, ऐ लोगो तुम्हारा महीना आधा गुजर गया, तो क्या तुम में से किसी ने, अब ये मेरा आपसे और आपका अपने आप से ये सवाल होना चाहिए, क्या तुम में से किसी ने, मुराजे के हर एक ने, आपने भी और मैंने भी, अपने नफ्स को कुचल कर ताबे फरमान बना लिया, क्या तुमने इन बातों पर अमल किया है जो तुम्हें पहुंची, क्या तुम्हें आला मनाजिल को पाने का कोई शौक पैदा हुआ, इन अय्याम में नेकियां करने वाले अपना काम जारी रखो, और इन अय्याम में बुराइयां करने वाले अपने आप को डांट डिपट और मलामत करो, अगर इस महीने में भी खसारा ही उठाना है तो नफा कब कमाओगे। चंद सेकंड रुको, खुद से ये जुमला बोलिए, अगर इस महीने में भी खसारा ही उठाना है तो नफा कब पाओगे, अगर अब भी नुकसानात को खैर बात कहकर फवायद की तरफ रखते सफर नहीं बांधोगे तो कब बांधोगे। तो ये चंद बुलेट पॉइंट्स है आपके और मेरे लिए, अभी भी जाग जाइए, इस्लाम का मिजाज बड़ा खूबसूरत है, मायूस तो है ही नहीं इंसान, बंदा है मोमिन तो हर वक्त अल्लाह की रहमतों में रहता है, और उसकी अपने आप को खूब से खूब तर की तलाश में रखते हुए बेहतरीन कोशिश करता है। तो अगर आधा गुजर गया तो खुद को यकीन दिलाइए कि भी आधा बाकी भी तो है, और अगर आधे से कुछ कम भी बाकी है दिन तो कोई बात नहीं है, और अगर कहीं आधे से ज्यादा है तो नहीं, और अगर कोई इसको रमजान के बाद सुन रहा है, ये भी तो सुनेंगे ना, तो फिर तो और भी खुशी है इस बात की कि मेरे पास तो पूरा साल है, मैं इसको जैसे भी सुन सकूं। तो यकीनन जिंदगी का हर लम्हा कीमती है, इसकी कदर कीजिए, ये गया वक्त हाथ नहीं आने वाली कैफियत रह जाती है। आगे चलते हैं आज के इस पारे, खूबसूरत पारे के साथ। हर साल ये पारा बहुत जल्दी होता है क्योंकि इसमें अंबिया कराम के बहुत सारे किस्से हैं, लेकिन आज फिर मुझे खौफ है कि अल्लाह ताला वक्त में बरकत दे और मुझे तौफीक दे कि मैं आपको वही बात बताऊं जो मेरे और आपके फायदे की है। तो आज के इस पारे का मेन थीम सूरत अश-शूरा की आयत 89 है, इल्ला मन अतल्लाह बिकल्बिन सलीम, मगर या सिवाय इसके कि कोई शख्स कल्बे सलीम लिए हुए अल्लाह के हजूर हाजिर हो। और ये असल में दुआ की कंटिन्यूएशन भी है कुछ लोगों के मुताबिक, और कुछ कहते हैं कि इब्राहिम अलैहिस्सलाम की मांगी हुई दुआओं के बाद अल्लाह सुभान ताला की तरफ से है। तफसीर की बात तो नहीं, लेकिन चंद बातें इससे मुतलिक ले लीजिए। इब्राहिम अलैहिस्सलाम को अल्लाह ताला ने अंधेरों में रोशनी करने के लिए पैदा किया। कुछ लोग होते ही ऐसे हैं, उनकी जिंदगी में शुरू में अंधेरे होते हैं, उनको समझ ही नहीं आता हमारे साथ ऐसा क्यों है, और मैं यहाँ क्यों पैदा कर दी गई, और मेरे साथ ये हालात क्यों हो गए वो हुए। लेकिन जब उन्होंने अपनी पूरी हुज्जत तमाम कर ली और बात ना बनी तो हिजरत करने लगे, और ये हिजरत भी तब हुई कि जब उनको आग में भी डालकर शौक पूरा कर लिया गया कि शायद ये बाहर की आग इब्राहिम के अंदर लगी हुई अल्लाह की मोहब्बत की आग को ठंडा कर देगी। वो आग में से निकल चुके, हिजरत का वक्त था, और इब्राहिम अलैहिस्सलाम पिछली आयतों में इंशाल्लाह जब हम तर्जमा पढ़ेंगे तो आप देखेंगे खुद भी कि कैसे अल्लाह के ताला के साथ बादब अंदाज में गुफ्तगू फरमाते हुए زبان پر کچھ دعائیں رکھتے ہیں کہ ربی حبلی حکم والحقنی بالصالحین وجعلی لسان صدق فی الاخرین وجعلنی من ورثت جنت نعیم واغفر لی ابی انہ کان من الضالین ولا تخزنی یوم یبعثون یوم لا ینفع مال ولا بنون. اے پروردگار مجھے علم و دانش عطا فرما. یہاں حکمن سے مراد نبوت نہیں ہے کیونکہ نبوت مانگی ہوئی چیز نہیں ہے. ہاں یہ حکمت ہے, یہ فیصلوں کی قوت ہے, یہ وہ چیزیں ہیں کہ جس کو انسان زندگی میں جلدی مانگ لے تو اتنا ہی زیادہ فائدہ جلدی ہوگا. اور اس میں اللہ تعالیٰ نے ابراہیم علیہ السلام کو اتنی خوبصورت دعا مانگنا سکھا کر ہمیں بھی یہ بتا دیا کہ تم نے بھی اپنے لیے یہ چیزیں مانگنی ہے, غلط فیصلے نہ ہو جائیں, اچھے فیصلے کروں, علم و حکمت ملے, فہم ملے, قوت فیصلہ اچھی ہو. ایک جم لکھ لیجئے آج کے پارے کا, شاید پہلے ہی جم لگے گا آپ کو کہ غلط فیصلہ آسان کام کو بھی مشکل کر دیتا ہے اور صحیح فیصلہ مشکلات پر غالب آنے کے امکانات کو کھول دیتا ہے. تو ابراہیم علیہ السلام نے اللہ سے بہترین فیصلے مانگے. آپ بھی اپنے لیے دعا کیجئے, میں بھی کرتی ہوں کہ اللہ آپ ہمیں اپنی اگلی زندگی جو اب اس رمضان کے بعد کی ہوگی اس میں بہترین فیصلے کرنے کی توفیق دے اور میرا کوئی ایک غلط فیصلہ میرے آسان کاموں کو مشکل نہ بنا دے اور ایک صحیح فیصلہ ایسا کرا لے چاہے وہ کتنا ہی مشکل کیوں نہ ہو آج میرے لیے, لیکن کل میری مشکلات جو آج تک کی زندگی کی نہیں ختم ہوئی اور ایون دین پہ آنے کے بعد بھی اس کو دور کر کے مشکلات پر غالب آنے کے امکانات کھول دے. دوسری دعا کی چیز والحقنی بالصالحین اور مجھے نیک لوگوں میں شامل کر لے. اپنے وطن کو چھوڑ رہے تھے اور میں جب یہ جملہ پڑھتی ہوں تو میرے دل پہ ایک چوٹ پڑتی ہے اور آپ میں سے بھی ہر ایک کے پر پڑے گی جس نے کبھی اللہ کے لیے کچھ چھوڑا ہو, کوئی جگہ چھوڑی ہو, کوئی لوگ چھوڑے ہوں یا کچھ عادات چھوڑی ہوں. کیا دکھا دل ہوگا اس وقت کہ اللہ میں اپنوں کو چھوڑ کر جا رہا ہوں, اب آگے مجھے اچھے ساتھی دینا جو دین کے معاون اور مددگار بنے, جو میری ہمت بندھانے والے ہوں, جو میری ہمتیں توڑنے والے نہ ہوں اور یہ وہ ہوں کہ جن کے ساتھ مل کر میں تیرے دین کو غالب کر سکوں. وجعلی لسان صدق فی الاخرین اور میرا ذکر خیر کر دے, پچھلے لوگوں میں میرا نیک ذکر جاری کر دے, ذکر جمیل ثنائے حسن, بعد میں آنے والی نسلوں میں میرا ذکر ذکر جمیل ہو, میری زندگی خلق خدا کے لیے روشنی کا مینار بنا دے, پیچھے والے میرے بارے میں برا بھلا نہ کہتے پھریں, مجھے انسانیت کے محسنوں میں شمار فرما, بات والے میرے کارناموں اور قربانیوں کو اچھے لفظوں میں یاد رکھیں. اور آپ دیکھیے کہ اللہ نے ایسی دعا قبول کی کہ آج تک کما صلی تعالی ابراہیم اور کما بارک تعالی ابراہیم, تو ہم مسلمان ہر نماز میں کہتے ہی ہیں درود میں, تمام مذاہب الہامی مذاہب سے تعلق رکھنے والی قومیں جس میں یہود اور نصارہ اور ایون پیگن ورشپ کرنے والے بت پرست بھی حضرت ابراہیم کو اپنا مانتے تھے قوم مکہ والوں کی طرح. تو جب اللہ تعالیٰ کسی کی دعا سنتا ہے تو پھر ایسا ہی ہوتا ہے. وجعلنی من ورثت جنت النعیم اور مجھے نعمت کی بہشت کے وارثوں میں کر دے, یعنی میری یہ ساری کوششیں صرف دنیا کے چند خوبصورت لفظ اور تعریفوں اور دنیا کی آسودگیوں تک نہ رک جائیں, مجھے جنت کا وارث بھی کرنا, یعنی عمل تو کوئی بھی نہیں ہے لیکن اپنی رحمت سے تو مجھے جنت دے دے. واغفر لی ابی انہ کان من الضالین اور میرے باپ کو بخش دے کیونکہ وہ گمراہوں میں سے ہے. یہ ہے ابراہیم کا دل جو ہر اس شخص کے لیے تڑپتا تھا جو اللہ کا بننے کی بجائے اللہ کے بیچ کے رستوں میں کھویا ہوا تھا, کسی انسان کی صورت میں یا کسی اور میں. اور ہم جان چکے ہیں کہ آزر نام تھا اور بت پرستی تو کیا تھی, وہ تو بت بنانے والا بھی تھا اور حکومت میں اس کا بڑا اچھا نام بھی تھا. اور ساتھ ہی کہتے ہیں ولا تخزنی یوم یبعثون اور مجھے قیامت کے دن جب دوبارہ اٹھایا جائے گا کھڑے کیے جائیں گے جسے لوگ, تو مجھے رسوا نہ کیجیے. بندہ مومن کی یہی کیفیت ہوتی ہے, اس کو دنیا کی بھی عزت چاہیے ہوتی ہے اور اس کو آخرت کی بھی چاہیے ہوتی ہے. یہ دنیا تو چار دن کی چاندنی ہے, آخرت اصل ہے. تو کہتے ہیں اللہ مجھے وہاں رسوا نہ کرنا اور ساتھ ہی کہہ دیتے یوم لا ینفع مال ولا بنون, جس دن نہ مال ہی کچھ فائدہ دے گا اور نہ ہی بیٹے فائدہ دیں گے. یہ ہے وہ بات جس نے ابراہیم علیہ السلام کی اس بات کو ہمارے سامنے رکھوا دیا کہ جب تک آپ کا اپنا اللہ تعالیٰ کے ساتھ تعلق ڈائریکٹ نہیں ہوگا، براہ راست نہیں ہوگا، تب تک آپ کو اللہ کے ہاں آپ کے مال نے فائدہ دینا ہے، چاہے آپ نے ساری زندگی چیریٹیز کی ہوں اور کیا کچھ اس مال کو اللہ کے رستوں میں لگا دیا یا کسی بھی نیکی میں ڈال دیا، اور نہ آپ کی اولاد. اور حقیقت یہ ہے کہ اگر اولاد کام آتی تو حاضر کے آتی، ابراہیم جیسا بیٹا کس کو ملے گا جس نے پوری دنیا کے لیے اللہ تعالیٰ کی رحمتوں سے ہدایت کے راستے ہموار کروا دیے، لیکن آزر کو بھی ان کا بیٹا کام نہ آئے گا کیونکہ ان کا اپنا دل وہ نہیں تھا، ان کا اپنا تعلق وہ نہیں تھا جو ہونا چاہیے. تو آگے فرماتے اللہ من ات اللہ بقلب سلیم، ہاں مگر قیامت کے دن کیا فائدہ ہوگا، کیا چیز فائدہ دے گی جو قلب سلیم کے ساتھ آئے گا، سلامت دل. تو آج کا ہمارا ٹاپک ہے جی قلب سلیم، کیونکہ جب یہ دل سلامت ہوتا ہے تو پھر کیا ہے، پورے پارے کی جن سیدھا سیدھا آیات آپ کے گوتھرو کرواتی ہوں. جب دل سلامت ہوتا کہ اس کو بھی ہم دیکھنے والے ہیں، لیکن ذرا سا اس پارے کے رب کے اندر آئیے کہ آج ہم نے اس پارے کا یہ ٹاپک کیوں رکھا، کیونکہ اسی میں آگے آپ دیکھیں گے سورت فرقان کی آیت 30، وقال الرسول یا ربی ان قوم اتخذوا هذا القرآن مهجورا، اور رسول کہے گا کہ میرے پروردگار بے شک میری امت نے اس قرآن کو چھوڑ رکھا تھا، یعنی پکڑ کر بھی چھوڑا تھا. کیا پتہ چلا کہ قلب سلیم جب ہو جاتا ہے تو انسان قرآن کو پکڑ کے تھام لیتا ہے، ایسا نہیں کہ پکڑا بھی ہے اور چھوڑا بھی ہے. اور جب دل قلب سلیم میں ڈھلتا ہے تو سورت فرقان ہی کی آیت 43 کی روشنی میں انسان اپنے نفس کو خدا نہیں بناتا، خواہش اور ہوا پرست نہیں ہوتا. ارأیت من اتخذ الہہ ہواہ فأفأنت تکون علیہ وکیلا، کیا تم نے اس شخص کو دیکھا ہے جس نے خواہش نفس کو معبود بنا رکھا ہے، تو کیا تم اس پر نگہبان ہو سکتے ہو، کیا تمہیں پتا ہے کہ یہ ایسا ہے؟ تو گویا کہ قلب سلیم وہ ہوتا ہے کہ جو نفس پرست نہیں ہوتا. اور پھر اسی بارے میں آگے ہم چل کر دیکھیں گے سورت فرقان ہی کی آیت نمبر 52، فلا تطیع الکافرین وجاہدہم بہ جہادا کبیرا، اس کتاب کے ذریعے کیسے جہاد کبیر کیا جاتا ہے، اس کے لیے دل کو قلب سلیم بنانا پڑتا ہے. وہ اسٹوڈینٹس اور وہ ساتھی جو ماشاءاللہ کوششوں میں ہیں، پوری زندگی انہوں نے اپنی گزارنے کے بعد جب بیچ زندگی میں آ کر اس حقیقت کو پا لیا کہ زندگی میں سب سے خوبصورت کام جو کیا جاتا ہے وہ اس کتاب کے ذریعے جہاد کبیر ہے، تو یہ قلب سلیم کو نصیب ہوتا ہے. جب ہم دین کے رستوں میں کوئی اپنی کوشش اور کام کو دیکھتے ہیں تو پھر فکر لگ جاتی ہے گھر کی اور سوس سسرال کی، اور ہمارے گھر کے بھی حالات مناسب نہیں. تو اسی کی اگلی دو آیتیں جو ہم انشاءاللہ دیکھیں گے کہ جس میں وَهُوَ الَّذِي مَرَجَ الْبَحْرَيْنِ هَذَا عَذْبٌ فُرَاتٌ وَهَذَا مِلْحٌ أُجَاجٌ وَجَعَلَ بَيْنَهُمَا بَرْزَخًا وَحِجْرًا مَحْجُورًا میں پیغام دیا کہ زندگی میں کھٹے میٹھے لوگ ساتھ رہیں گے، حالات کبھی اچھے ہوں گے کبھی برے ہوں گے، فکر نہیں کرو یہ تو ہوگا. وَهُوَ الَّذِي خَلَقَ مِنَ الْمَاءِ بَشَرًا فَجَعَلَهُ نَسَبًا وَصِهْرًا وَكَانَ رَبُّكَ قَدِيرًا، یہاں سسرال کی اور خاندان کی بات ہے. کیا پیغام ہے اس میں کہ جب دل قلب سلیم بن جاتا ہے تو سسرال اور میکے کا فرق نہیں رہتا، اور انسان اپنے اعلی اخلاق کے طریقے سے لوگوں کو مائل کرتا رہتا ہے اس کے ساتھ. اور پھر جب ہم تھوڑا سا آگے جائیں گے اسی بارے میں، سورت کا تتمہ ہوگا فرقان کا، تو آیت 63 سے آن ورڈ پورے کا پورا رکوع، وَعِبَادُ الرَّحْمَنِ الَّذِينَ يَمْشُونَ عَلَى الْأَرْضِ هَوْنًا وَإِذَا خَاطَبَهُمُ الْجَاهِلُونَ قَالُوا سَلَامًا، پھر بندہ واقعی عباد الرحمن میں شامل ہوتا ہے، اور پھر جاہلوں کے ساتھ بات چیت کرنے سے پہلے کیا کہتا ہے، سلامن سلامتی، بحثوں میں نہیں پڑتا، لوگوں کو شرمندہ نہیں کرتا، اور اسی طرح سے سو آن. اور جب آپ تھوڑا سا آگے اور جائیں گے اسی بارے میں تو سورت شعرا کی آیت 3 میں آپ کو نبی صلی اللہ علیہ وسلم کی ایک کیفیت دیکھے گی، لَعَلَّكَ بَاخِعٌ نَّفْسَكَ أَلَّا يَكُونُوا مُؤْمِنِينَ، اے پیغمبر شاید اس رنج سے کہ یہ لوگ ایمان نہیں لاتے آپ اپنے آپ کو ہلاک کر لیں گے. اس سے پتہ چلتا ہے کہ قلب سلیم تڑپنے والا بے چین دل ہوتا ہے اور اس کے اندر صرف اپنی نہیں بلکہ دوسروں کی بھی محبت ہوتی ہے. یہ صرف خود اپنے آپ کو آگ سے نہیں بچانے کی کوشش کرتا بلکہ انسانیت کو آگ سے بچانے کی کوشش کرتا ہے, اور یہی وہ کیفیت ہے جو فیول بن کر دنیا میں انسان کو رہتے ہوئے آخرت کی فکریں بھی لگاتی ہے اور اپنے سے زیادہ دوسروں کا غم لگ جاتا ہے انسان کو, اور انسان پھر اس فکر میں جیتا ہے کہ اللہ میں کیا کروں. تو آئیے اب تھوڑی سی بات اس بارے کے اس ربط کے بعد دیکھتے ہیں کہ قلب سلیم ہوتا کیا ہے اور اس کو کیسے ہم سمجھیں, آف کورس قرآن اور سنت کی روشنی میں. تو جب قلب سلیم کا تذکرہ ہوتا ہے تو لکھئے سلامت دل. سین لام میم کا لفظ سلامتی اردو میں بھی ہم بولتے ہیں, مسلم بھی لفظ ہے. یہاں بڑی خوبصورت سی چیز جس پہ آپ کی توجہ دلانا چاہوں, اللہ منت اللہ بھی قلب المسلم نہیں آیا. عام طور پہ تو مسلم لفظ کہتے ہیں نا, یعنی لفظ سلیم بہت کم آپ نے سنا ہوگا. ہم تو اردو میں اس کو ایک نام کے طور پہ جانتے ہیں, لیکن لفظ سلیم میں مسلم یا سالم یا پھر اسی طرح سے اس سے اور لفظوں سے بہت فرق مانی ہے. تو قلب سلیم کون سا دل ہوتا ہے؟ تڑپنے والا دل. ڈکشنری میں سلیم لفظ کیسے آتا ہے؟ تڑپنے کے لیے آتا ہے. تو آپ کہہ سکتے ہیں قلب سلیم کون سا دل ہے؟ جو پاک دل ہے, سلامت دل ہے, مخلص دل ہے, قرآن کو تھام کر رکھنے والا دل ہے, جو مستقل جد و جہد کرنے والا دل ہے. اور القلب السلیم تڑپتا ہوا دل کیسے ہوتا ہے؟ ڈکشنری میں سانپ جس شخص کو ڈس لے اس شخص کو سلیم کہتے ہیں. کبھی نہیں سمجھ آئے گی بات آپ کو اگر آپ سورہ شورہ کی آیت نہ پڑھتے. یہ کیا بات ہے؟ ہم تو کہتے ہیں سلامت ہو گیا, السلام علیکم, تم ہم سے سلامت, ہم تم سے. تو جب کسی کو سانپ ڈس لیتا ہے تو وہ تڑپنے لگتا ہے. اس طرح سے قلب سلیم صرف وہ شخص ہے جو تڑپتا ہے, لوگوں کی برائیوں پہ تڑپتا ہے. اور وہ کہتے ہیں نا کہ دوہری ذمہ داری دی ہے فطرت نے مجھے, تڑپنا بھی اور تڑپانا بھی. اور جب آپ خود تڑپتے اور تڑپاتے ہیں تو پھر آپ کا دل پاکیزہ دل بن جاتا ہے. تو آپ کہہ سکتے ہیں کہ سلامت اور پاکیزہ دل, صاف شفاف دل, ٹرانسپیرنٹ ہارٹ, اور ایسی خالص چیز جس میں کوئی ملاوٹ موجود نہ ہو, یہ وہ دل ہوتا ہے کہ جو شرک سے پاک, نفاق سے پاک, فسق و فجور سے پاک, بدعتوں سے پاک, نفرتوں سے پاک, میل کچیل سے پاک, قیامت کو سچ ماننے والا دل. اور یہ وہ دل ہے کہ جس کو اگر آپ دیکھیں تو یہ تڑپتا ہے. اپنے اندر ذرا سے اس تڑپ کو محسوس کیجئے. کیا میرا دل تڑپنے والا دل ہے؟ امیجن کیجئے کہ کیا میرا دل صاف ہے؟ اس نے, اس قرآن کے سفر نے اور قرآن کے پانی نے میرے دل کے میل دھو دیے. کیا میرے دل سے کدورتیں نکل گئیں, دل کھٹے ہونے سے بچ گئے؟ آپ اس دھڑکتے دل کو دیکھیے اور محسوس کیجئے کہ آپ کا دل کیسا ہے. کیا آپ اور میں اس دھڑکتے ہوئے دل کو محسوس کر کر اپنے دل میں یہ تڑپ محسوس کرتے ہیں؟ صرف اپنے لیے جینا کیا جینا ہے, اللہ کے لیے جینا سیکھیے. اللہ کے بندوں کو آگ سے بچا لینا یہ سب سے بڑی خدمت ہے آج کے دور میں, ہیومینیٹیرین کازز میں سے ایک ہے. تو اس تڑپتے دل کو دیکھ کر اپنے آپ کو کہیے کہ میرا دل تندرست اور پاک دل اگر بن گیا, میل کچیل سے پاک ہو گیا, فسق و فجور سے پاک ہو گیا, بدعت سے پاک ہو گیا, نفاق سے پاک ہو گیا اور شرک سے پاک ہو گیا, تو میں کہہ سکتی ہوں کہ ان ساری چیزوں کے بعد مجھے ایک فکر لگ گئی, اور وہ یہ فکر ہے کہ اللہ پیارے پیارے لوگوں کو آگ سے بچا لینا اور مجھے بھی بچا لینا. آپ دیکھیے کہ جب لفظ قلب سلیم آتا ہے نا تو صحت مند دل آتا ہے ذہن میں نا, تندرست, ہیلدی ہارٹ. آپ سائنس کی زبان میں ذرا دلوں کی مختلف چیزیں دیکھیے. نارمل ہارٹ کیسا ہوتا ہے؟ آپ کے سامنے امیج ہے. پھر ایک بیماری ہوتی ہے, پتہ نہیں کیا, بریڈی کارڈیا, یہ دل کیسا, کتنی اس کی موومنٹ رہتی ہے. اور اسی طرح ایک اور نام ہے ٹیکی کارڈیا, غلط پڑھ دوں تو معاف کر دیں, جو بھی غلط میری غلطی دور کریں, لیکن ذرا سے ان دلوں کی دھڑکنوں کو محسوس کیجئے. اور اس وقت اپنے دل کو سامنے رکھ کر پوچھئے, میرا دل کون سا دل ہے؟ नॉर्मल हार्ट की मूवमेंट देख लीजिए, दरमियान वाले की देख लीजिए और आखिरी की देख लीजिए। कल्बे सलीम वो दिल है जो नॉर्मल से ज्यादा बढ़ के तड़पता है। और बड़े खुशकिस्मत हैं वो लोग जिनको ये दिल मिल जाए। आप कहिए, मुखलिस और पाक दिल है ये हर एक को नहीं मिलता। देखिए, नेक खुद बहुत सारे लोग होते हैं, अपने लिए बहुत सारे लोग बहुत कुछ करते हैं, तहज्जुदें भी, तरावियां भी, हर साल के उम्रे भी, और अल्लाह हमें इसकी तौफीक दे। लेकिन कल्बे सलीम आम लोगों से ज्यादा दर्द रखता है, जिसको आप कहते हैं ना, मारूफ बात है, सारे जहां का दर्द हमारे जिगर में है। इसके बगैर ये दीन का काम नहीं होता। और अभी ऊपर आपने देखा, आगे भी देखेंगे, आयत 3 सूरह शुरा की जब आएगी कि नबी सल्लम के अंदर ये दिल था, तभी तो फिर आप कभी मक्का की गलियों में घूमे और कभी ताइफ गए और फिर मदीना गए और वहां से आगे आप कैसे तबूक तक गए। अगर आपका दिल अभी तक ऐसा नहीं बना ना, फिर आप दावत और तबलीग और ये अमर बिल मारूफ और नहीं अनिल मुनकर और ऐसी कोशिशों को नहीं समझेंगे। फिर आप ये नहीं पूछेंगे कि आप कितना कैसे बोलते हैं। आप सुबह भी बोलते हैं, आप शाम को भी बोलते हैं, आप रात को भी बोलते हैं, आप तो ईद के दिन भी नहीं चुप करते। ये तड़प होती है, जैसे दिल अगर एकदम बंद हो जाए ना, तो याद रखिए जिंदगी खत्म हो जाती है। कल्बे सलीम में शामिल हो जाइए तो आपकी जिंदगी इस तरह से होगी कि सिर्फ आपकी दिल की हर धड़कन के साथ ये होगा कि अल्लाह लोग, ए अल्लाह मेरे प्यारे, अल्लाह मेरी दोस्तें, अल्लाह मेरे बच्चे, मेरे भाई बहन मेरे साथ, और फिर पूरी दुनिया पे आपका जाता है। इवन किसी कोई अपने आप को गैर मुस्लिम क्यों कह दे, बेशक कह ले, आप उसके लिए भी तड़पते हैं। और कभी बैठकर इंसान सोचे कि क्या चीज है ये, क्या तड़प है, तो फिर मुखलिस और पाक दिल होगा। तो जरूरत है इस बात की कि हम फिर देखें कि मुखलिस बनने के लिए, पाक बनने के लिए करना क्या है। तो याद रखिए, इसके लिए एक लफ्ज जो बड़ा ही मारूफ लफ्ज है, आप शुरू से सुनते आते हैं लेकिन उसकी इम्प्लीमेंटेशन नहीं करनी आती। आज आप इखलास के बारे में कुछ बातें सुने। कल्बे सलीम में इखलास होता है, और इखलास क्या है, दरअसल पूरे दीन का लुब्बे लुबाब और निचोड़ है। हर नबी ने आकर जिस चीज की दावत दी वो इखलास थी। सूरत बय्यिना की आयत 5 में आता है, वमा उमिरु इल्ला लियाबुदुल्लाह मुखलिसीन लहुद्दीन हुनफा, कि अल्लाह के नबी हमेशा यही कहते थे कि उनको अल्लाह ने सिर्फ अपनी इबादत का और खालिस करने का दीन को हुक्म दिया है। इसी तरह सूरत जुमर की आयत 3 में आता है, लालिल्लाहिद्दीनुल खालिस, खबरदार हो जाओ कि खालिस दीन सिर्फ अल्लाह का हक है। तो याद रखिएगा, आपके मेरे लिए ये लाजिम है। हम बीच में ही जो दूसरों को भी कुछ ना कुछ दे के बैठे हुए ना, इसलिए बेचैन है, इसलिए अभी तक पूरी खुशी नहीं हुई। और इतना सुनने और सुनाने के बाद भी अभी हमारे दिलों में दूसरे हैं, तो खालिस कर लीजिए। और इसका तरीकाकार क्या है कि अमल खालिस अल्लाह के लिए हो, गैर का इसमें कोई हिस्सा ही ना हो, और इताअत और बंदगी में अल्लाह सुबहाना तआला की जात को अपनाते हुए मुनफरिद समझें। यानी कोई दूसरा बीच में आएगा नहीं, तेरे मेरे बीच में कोई नहीं आएगा। मखलूक के दिखावे और याकारी से पाक दिल हो आपका मेरा, हर किस्म की मिलावट से पाक, आप में हर किस्म की मिलावट से अमल को पाक और साफ रखने की कोशिश करेंगे तो फिर बात बनेगी। क्योंकि इखलास क्या है, इखलास इबादत की रूह है और इसका मगज है। आप रोजा रख रहे हैं, आपके रोजे की रूह और इसका मगज इखलास है। आप रात को तरावी पढ़ते हैं, इसकी रूह और मगज, और इसी तरह A to Z छोटी से छोटी बड़ी चीजें जो हैं वो इसी में है। और नियत अबूदियत का नुक्ता है, अमाल को करने के लिए इसकी हैसियत जिस्म में रूह की होती है। तो इखलास का हुक्म दिया अल्लाह ताला ने आपको मुझे। जब तक आपके अंदर इखलास नहीं है, आपकी नमाज एक जाहिरी बेजान लाशा है। आप देखिए कि जिस्म में रूह होती है तो आप कहते हैं जिस्म जो है वो खालिस है, पाक है, ठीक ठाक लगता है। जब बंदा मर जाता है तो क्या होता है, नाक कान आंख उधर ही होते हैं ना, लेकिन रूह नहीं होती। इसी तरह हमारी नमाजें, हमारे रोजे, हमारी कुर्बानियां, हमारे हज और उमरे, और इसी तरह फिर दीन के दूसरे भी रिचुअल्स, इवन सोशल वर्क, इवन ह्यूमन राइट्स, इंसानों के हकूक, ये बेजान लाश हैं अगर इसके अंदर रूह नहीं है। तो ऐसी अबूदियत जिसमें जान न हो वो कहाँ खड़ी होगी। ये तो ऐसी चीज है जिसको आप बेफैज कह सकते हैं, मुर्दे तो नहीं रोकते ना। तो इसीलिए आज हमारी नमाजें हमें बुराइयों से नहीं रोकती। तो कहिए अपने आप को कि मेरे आमाल जो मैं करती हूँ इनके कबूल होने या ना कबूल होने की बुनियाद इखलास है, और इखलास ही वो कामयाबी और नाकामी से हम किनार करने का जरिया है, जिसके बाद या तो मैं और आप जन्नत में जाएंगे या जहन्नुम में जाएंगे। और अगर बहुत सारी इबादत भी हैं नेकी, मैं अपने ऊपर लेती हूँ, मैं पढ़ाती रहती हूँ, मैं दीन सिखा रही हूँ, तो मेरा ये सारा कुछ है, लेकिन अंदर कहीं खोट खपट है, अपने से जोड़ना, अपनी तारीफें सुन के खुश कर होना, और चलो कुछ तो तारीफ हो, तो फिर वो हदीस याद कीजिए कि एक साहबी ने कहा कि हम जाते तो अल्लाह के लिए, लेकिन दिल में होता है कि लोग भी बहादुर समझें, और कभी कभी होता है चलो जाएंगे कुछ माले गनीमत मिल जाएगा। तो इस तरह की अगर कोई चीज मेरे आपके बीच में आ गई तो जाया होगा, आपने फरमाया वो नहीं रहेगा अमल वो जो सिर्फ अल्लाह के लिए। पढ़ाने के बाद अगर किसी ने शुक्रिया भी कह दिया तो इससे घबराहट होने लग जाए, किसी ने चाय पानी रख दिया बाद में तो दिल में 10 दफा सोचें कि चाय के शौक में तो नहीं मैं आती दरसों में। और इस तरीके से फिर आप देखेंगे कि आप कह सकते हैं कि इखलास ही जन्नत और दोजख के बीच में इम्तियाजी शान है। अगर इसमें नक्स हो गया तो जहन्नम की तरफ ले जाएगा आपका अमल, आपकी नमाजें आपको जहन्नम में ले जाएंगी, आपके रोजे आपको जहन्नम में ले जाएंगे। और जब आप इसको जरा सा खोलते हैं ना तो खलस यखलसु खलासन, असल में ये सफा सफाई के लफ्ज के साथ आता है, मिलावट और जो शुबे है ना उससे पाक साफ कर देना। कोई चीज खालिस और प्योर हो गई कब, जब वो खालिस हो जाती है। अरब लोग कहते हैं खालिस घी को खलासतु समन। आप एक सोने का सेट ज्वेलर के पास ले गए 5 तोले का, जब बेचा तो उसने उसमें से खोट खपट निकाल कर 3 तोले निकाल दिया। उसने कहा बाजी कहां से बनवाया था, बड़ा ही इसमें खोट था। और कभी 5 तोले के पूरे पैसे 5, क्योंकि केडीएम पे बना हुआ और 24 कैरेट था। ये है खलास। कल क्यामत के दिन आपकी मेरी नेकियों में से पहले खोट खपट निकलेगा। तो इब्राहिम अलैहिस्सलाम की ये दुआ कि अल्लाह मुझे कल्बे सलीम दे, और ये कल्बे सलीम के बगैर नेकियां कबूल नहीं। ये आपके बेटे और माल सिंबल हैं दो चीजों के, या तो बेटों यानी औलादों और नस्लों के जरिए नेकियां बाकी रहती हैं, या माल से जो करते हैं आप। तो इन सारी चीजों को आप और मैं अपनी जिंदगी में अगर जगह देंगे तो हमें पता चल जाएगा कि कैसे अल्लाह ताला हमें आपको इसकी दावत देते हैं। तो दीन को खालिस करना ये कोई किताबी बातें नहीं आपसे इस वक्त कर रही। हर मिलावट, अब एक तो होता है ना कि आपने सोने में से खोट निकलवा लिया, अमलों का खोट कैसे निकलवाएं, दिल को साफ करके इसको साफ कीजिए, कोई मैल ना रहे लोगों के लिए, आपके दिल खट्टे ना रहे, छोटी छोटी बात पे नाराज ना हुआ करें, माइंड ना किया करें, लोगों से बदगुमान ना हुआ करें। दीनदारों को आप कोई फरिश्ते ना समझिए, उनको रोबोट ना समझिए कि एक क्लिक पे वो आपको ओके कर दें, पहली कॉल पे वो फोन उठा लें, पहली बार पे आपकी रिक्वेस्ट पूरी करें। इंसान को इंसान समझिए, अपने ऊपर लेकर सोचिए। आप तो अपनी एक छोटी सी चीज पे परेशान हो गई, उनके ऊपर पता नहीं हजारों चीजें होंगी। हमेशा दूसरे को साइड दीजिए और हर मिलावट दिल से निकाल दीजिए, नियतों को दुरुस्त कीजिए, और रियाकारियों को तर्क करना है। फिर आप देखिए कि जब दिल साफ होता है ना तो फिर आप अल्लाह ताला के सामने पेश करते हैं। घर में किसी ने आना तो ड्राइंग रूम साफ होता है, बर्तन सजते हैं, क्रिस्टल के ग्लास निकलते हैं, फिर डेकोरेट भी करते हैं, फिर शादी हॉल है तो फूल बूटे भी लगा लेते हैं, फिर खुशबुओं की बारिश भी होती है। ये सारे अमल आपने मैंने अपने दिल के साथ करना है। कहते हैं कि अखलस लिल्लाही से मुराद के तरक रिया, रिया छोड़ दो, दिखावा छोड़ दो। रियाकारी तरक कर देंगे तो आपका दिल सिद्क और वफा और इखलास और इस्तकामत का पैकर बनेगा, और ये कलमा इखलास असल में कलमा तौहीद है। मुखलिसीन को आप मुवाहिदीन कह सकते हैं, तो इसीलिए फिर मुखलिसीन कामिलीन और इनके अमल खालिस जो होते हैं ना उन्हीं की तारीफें बाकी रहती हैं। और जो लोग ये काम कर गए ना, आज देखिए उनके नाम है, लोग मैदान जंग में जाते थे मुंह पे ठाटा बांध लेते थे कि लोगों को पता ना चले कि ये कारनामा हमने किया, और यही बात उनकी इज्जत बन गई। लिख लें, मुखलिस छुपना चाहता है अल्लाह उसको खोलता है। ये जो शो ऑफ का एक भूत होता है ना दिमाग में, ये निकल जाएगा ना तो आप मशहूर हो जाएंगे, फिर आपसे खैर भी ली जाएगी। ये अभी तक जो कोशिशें कामयाबियों पे नहीं गई, अंदर कहीं गड़बड़ है। देखिए जिस्म में बीमारी होती है तो जिस चेहरा फ्रेश नहीं होता, तो इखलास को लेना पड़ेगा। और इसके अंदर फिर आप कह लें तू ही तू, लिल्लाही फिल्लाही इलाह इलल्लाही, سب کچھ اللہ کے لیے، اطاعت فرما برداری صرف اللہ، زوم آؤٹ کرتے جائیے، ساروں کو ارد گرد نکال کر ایک لفظ کو اپنی سکرین پہ بڑا کر لیں، آپ کے دل کی سکرین پہ بس ایک لفظ لکھا ہو، اللہ، اللہ منت اللہ بقلب سلیم، اور غیر کا حصہ نکال دیجئے، کسی کی طرف قصد نہ کیجئے، اور اللہ کی ذات کو اپنائیے، اور آپ دیکھیں گے کہ جتنا مخلوق کا دکھاوا اور ریاکاری نکلتی جائے گی، دل ایسے چمکے گا، اتنا پیارا ہو جائے گا، اور آپ کو اس کی ایک پہچان رکھ لیں کہ ایسا بندہ لوگوں سے تعریف ملے یا تنقید ملے اس کو کوئی فرق نہیں پڑتا، وہ تنقید پہ سوچتا ضرور ہے کہ میں نے کچھ غلط کیا، چلو اللہ نے بھلا کیا، ایسے لوگ دیے ہوئے جو میرے اوپر نظر رکھتے ہیں، الحمدللہ، کوئی تعریف کرے تو کہے گا اللہ تیرا شکر ہے، کسی کو فائدہ ہو گیا، دیٹس اٹ، اس کی سپیڈ کم یا زیادہ نہیں ہوتی، وہ یہ نہیں کہتا موٹیویشن ہی لوز ہو گیا، تعریف نہیں ہوئی موٹیویشن نہیں ہوا، لوگ نہیں آئے تو موٹیویشن نہیں ہوا، اور ایسے بندے کو لوگوں کی طرف سے خفت یا بے وقتی کا سامنا کرنا پڑے یا لوگ پھولوں کے گلدستے لے کر کھڑے ہوں، اس کو کوئی فرق نہیں پڑتا، اور ایک اور پہچان لکھ لیں کہ اس کو اپنے اعمال کی دوسروں کو خبر دینا اتنا برا لگتا ہے، اتنا برا لگتا ہے جیسے کسی کو اپنے گناہ دوسروں کو دکھانے برے لگتے ہیں، اس کو تعریفیں سننا اتنا بوجھل کر دیتا ہے، ویسے کان بند کر کے آگے چلا جاتا ہے جیسے ایک لوگ اپنے گناہوں کی باتیں سنتے سناتے چلتے ہیں، اور یہی ان الصلاۃ و نسکی و محیای و مماتی للہ رب العالمین، اس کے آخر میں کیا نا اول المسلمین، تو لہٰذا ضرورت ہے اس بات کی کہ آپ اس کو لیجئے، اور یہی صورت ملک میں رات کو آپ پڑھ کے سنتے سوتے ہیں کہ لیا بلواکم ایکم احسن عملا، جب بندے کے اندر اخلاص آتا ہے نا تو عمل گیا گزرا نہیں کرتا، دین کا کام گرا پڑا نہیں کرتا، ایسے نہیں کہ چلو تھوڑا تم کر لو میں کر لوں، مصیبت ہے ذمہ داری لگ گئی یہ ہو گیا وہ ہو گیا، بلکہ آپ کہتے ہیں پورا اے ٹو زی دلچسپی رہتی ہے، پہلے دن جس طرح آپ دلچسپی رکھتے ہیں آخری دن تک ویسے ہیں، نماز کی تکبیر تحریمہ پہ جو دل میں خوشی تھی السلام علیکم تک آپ کے دل کی وہی کیفیت ہوتی ہے، اور اس میں پھر آپ کو کوئی خیال نہیں آتا، پورا وقت آپ نماز میں فوکس ہیں، پوری کلاس میں آپ ایک میسج نہیں سنتے، ایک کال نہیں دیکھتے، آپ بیچ میں اٹھتے ہی نہیں کیونکہ آپ مخلص ہو گئے، ذرا چیک کیجئے پچھلے 18 پاروں میں کتنی دفعہ اٹھی ہوں، بس اخلاص نہیں تھا، اللہ نہ کرے کوئی ایمرجنسی ہو، لیکن ہم تو بیچ میں کالیں بھی سن لیں، بیچ میں میٹنگیں بھی کر لیں، پھر کہاں قرآن دل میں آنا ہے، مت کریے، بند کر دیجئے، استاد بولتا رہے اور آپ بیٹھ کر اپنے ساتھ کام کرتے رہیے، کوئی اخلاص نہیں ہے دل میں، کھوٹ ہے، کھپٹ ہے، یہ تو وہی چیزیں جو کل قیامت کے دنوں کے، اور اخلاص کا سب سے زیادہ فائدہ بتاؤں کیا ہوتا ہے، تھوڑی بات کا زیادہ اثر ہو جاتا ہے، سورہ کہف ہر جمعے پڑھتے ہیں، بولا یشرک بھی عبادت ربی ہی احدا، بلکہ کیا فل یا عمل عملا صالحا، تو کسی عمل کو صالح بنانے کے لیے آپ کو مجھے اپنے اندر کمی بیشیوں کو دور کرنا ہے، تو فوائد آپ دیکھ لیجئے، آپ کے سامنے ایک فلو چارٹ ہے، جب قلب سلیم ہوتا ہے نا تو آخرت میں بندے کی نجات کے اسباب میں یہ ایک عمل اخلاص کا ہوتا ہے، دنیا میں دل جمعی ہوتی ہے، ثبات قلب اور ہموم و غموم کا مداوع اخلاص ہے، یعنی دنیا کے غموں اور تکلیفوں کے اندر آپ کے اندر کوئی غم نہیں آتا، کوئی جیے کوئی مرے، دل پہ ایک بوجھ تو آتا ہے، ایک ہلکی سی چوٹ تو پڑتی ہے، لیکن اس کے بعد آپ کا دل صاف ہو جاتا ہے، پھر آپ کو اخلاص کی وجہ سے ایک اور فائدہ جو ملے گا نا، آپ کا رزق کھل جائے گا، رزق کی کشادگی کا سر چشمہ ہے اخلاص، آپ کہتے ہیں نہیں اگر خالص ہو گئے تو جاب چھوڑنی پڑے گی، کمائی نہیں ہوگی، پھر مرد کہیں گے جی نمازیں کیسے پڑھیں، ہماری تو ٹیکسی چل رہی ہوتی ہے، اور جمعہ کیسے پڑھے، جاب سے چھٹی نہیں ملتی، لکھ لیجئے مخلصین کا کبھی بھی رزق کم نہیں ہوا، یہ تو ایسی ہے کہ اللہ ان کو نہیں دے تو اور کس کو دے، دیکھیے ماں سب سے پہلے اپنے بچے کو دیتی ہے پھر دوسروں کو دیتی ہے، فطری سی بات ہے، اللہ کے لیے کوئی مثال نہیں ہے لیکن ہمارے لیے ہے، پھر اسی طرح آپ دیکھیں کہ روزے قیامت عذاب سے نجات میں اور آپ چاہتے ہیں نا تو مخلص بننا پڑے گا، دل کو پاک کرنا، سلامت دل، ٹوٹا پھوٹا دل لے کر جائیں گے، ہر چیز میں دل ٹوٹ پڑے ہیں، ٹوٹا ہوا گلاس کسی کو اپنا دیں، ٹوٹا ہوا کپ کسی کو نہ دیں، تو کیا اللہ کی دنیا کی محبت میں ٹوٹا ہوا دل لے کے جائیں گے کہ اللہ یہ بچا تیرے لیے کونا ٹکڑا، نہیں، پورے کا پورا دل، جیسے آپ نے کسی کو گفٹ دینا ہوتا ہے نا تو آپ بڑی پیاری پیکنگ کرا کے سنبھالتے ہیں، آپ بچہ بھی ہاتھ لگائے تو گھومیں گے کدھر کیک لے کے جانا ہو، بچہ چھیڑے کہیں گے نہ ہل جائے گا، خراب ہو جائے گا، ریپنگ پیپر نہ خراب کرنا، لفافہ نہ خراب کرنا، بیگ نہ خراب ہو، بندہ مومن ساری زندگی اپنے دل کو بچا بچا کے رکھتا ہے، कि मैंने कल अपने रब को पेश करना है, ये मेरे रब के लिए है। और आप पीछे पढ़ आए हैं 18वें पारे में अल्लाह नूरु समावाती वला अल्लाह नूरु समावाती वलर्द में मसल नूर ही का मिश्कात। बंदा मोमिन हमेशा इन सारी चीज़ों को लेकर चलता है जो उसने अल्लाह ने उसके लिए रखी होती हैं। तो जितना ज़्यादा आप अल्लाह को पेश करेंगे उतना रखेंगे। और रिहाकारी पे एक छोटी सी मिसाल दे देती हूँ, एग्जीबिशन कभी देखी सुनी होगी, एग्जीबिटर आखिरी दिन तक अपना प्रोडक्ट छुपाता है, तभी तो लोग एकदम देखेंगे, पर्दा खुलेगा और कहेंगे वाह क्या खूबसूरत आर्ट वर्क है। इसी तरह बंदा मोमिन सारी जिंदगी अपनी नेकियों को छुपा छुपा के रखता है कि चलो कल अल्लाह को पेश करूंगा तो फिर साथ लोग भी देख लें, कोई हर्ज की बात नहीं। लेकिन अगर सारा कुछ इधर ही दिखा दिखू के चले गए तो क्या होगा? लिखिए एक जुमला, अपनी नेकियों को हवा न लगाएं। चावल पकते में अगर दम खोल दिया जाए तो हमारे बड़ी अख़वातीन क्या कहती थी, हवा लग गई अब चावल फूलेंगे नहीं, हंडिया बार बार खोल लो ढक्कन बंद करो। आज भी बहनों को नहीं पता, पूरा वक्त चमचे मारती रहती हैं, पूरा वक्त उसकी हंडिया खोलती, खुशबू उड़ जाती है। दम पे डाल के चीजें मसाले डाल के खोल दें, बंद करें, जब आखिर में खोलेंगे तो खुशबू होगी। इखलास यह है कि अपनी नेकियों को दम पे लगा दीजिए, मैंने शो ऑफ नहीं करनी। और कुछ नहीं छुपती उस पर भी रोइए कि अल्लाह कहीं मेरे अंदर कोई रिया तो नहीं आ रही, कहीं उजब तो नहीं आ रहा। और वो हदीस तो आपने भी सियों बार सुनी हुई है कि जहन्नम की लकड़ियां बनेंगे वो लोग जो नेकियां करते, कुरान पढ़ाते, सखावत करते थे, लेकिन वजह क्या थी कि वो लोगों को दिखाना चाहते थे। हजरत अबू हुरैरा जब इस हदीस को पढ़ते थे ना, जो मैंने अभी ऐसी रेफरेंस दी आपको, तो बेहोश हो जाते थे हौलनाकी और दर्दनाकी की वजह से। कहते थे अबू हुरैरा तेरा ये सारा इल्म क़यामत के दिन तुझे लकड़ी ना बना दे जहन्नम की, हिचकी बन जाती, बेहोशी तारी हो जाती थी उनके ऊपर। थोड़ी देर बाद चेहरे जरा होश आता तो उनके चेहरे को धोया जाता। और ये एक बार नहीं, हर मर्तबा इस हदीस को जब बयान करते थे तो रोते थे और कहा करते थे कि अल्लाह के नबी ने इन तीन लोगों के बारे में बताया और फरमाया, अबू हुरैरा अल्लाह की मखलूक में यही है वो तीन लोग जिनसे क़यामत के दिन जहन्नम की आग जलाई जाएगी। आप देखिए, कातिल, जानी, चोर, उचक्के, बदमाश, बुरे, इनको तो लोग बुरा कहते ही है ना, उनसे तो नहीं जहन्नम जलनी, उनको तो पीछे कर दीजिए। ये तो आज मेरे आपके पढ़ने पढ़ाने और दीन वालों ये होने वाले लोगों की बातें हैं। तो याद रखिए, जितना ज्यादा दिल में इखलास आता जाएगा अल्लाह की तरफ से लोगों के दिलों में मोहब्बत, कबूलियत, और आपको दुनिया में वो मिलने लगेगा जो आप नहीं चाहते। ये इखलास का फुकदान ही असल में रियाकारी की तरफ हमें ले जाता है। और अगर दुनिया के लिए इल्म लिया तो अल्लाह के नबी ने कहा ऐसे बंदे को क़यामत के दिन जन्नत की खुशबू तक नहीं मिलेगी। किसी ने इल्म इसलिए लिया कि झगड़े करे, बैसे करे, आलिम कहलाए, आलिमा कहलाए, उस्ताजा कहलाए, तो वो जहन्नुम का ईंधन बनेगा अगर इस नीयत से इल्म लेना है। ये तो वो चीज है, जितना इनसे बेनियाज होते जाए उतनी मिलती जाए तो उतनी बेहतर है। तो अल्लाह से दुआ कीजिए कि अल्लाह ताला आपको मुझे बेहतरीन तरीके से ये इखलास दे। और इसके साथ छोटी सी चीज ज्यादा बन जाती है, थोड़ी सी कोशिश। और मैं तो एक जुमले में कह देती हूँ, बरकत है ही सारी इखलास की। आज हमारे काम जो टूटे फूटे हैं ना, और कोशिशों के बावजूद भी हमारे अंदर बरकत नहीं, पैसे में बरकत नहीं, वक्त में नहीं, तो उसमें यही कुछ चीजें हैं जो हमें ऐसी मिलती हैं। अल्लाह ताला हमें ऐसे बचा के रखे। फिर इसके बाद आप देखिए कि पाकीज़ा दिल में इखलास के जो समरात दिखते हैं वो क्या है। मामूली काम बढ़ा देता है इखलास। सलफ सालेहीन जो थे हदीस से काम शुरू करते थे, वो कहते थे कि नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीस की बरकत से हम अपने काम शुरू करेंगे। फिर इसी तरह से आप ये भी याद रखिएगा कि आज के दौर में उम्मत मुस्लिमा के मसाइल का हल क्या है, इखलास। आज हम बेबरकती का शिकार हैं, रोते धोते हैं, नेकियां देखिए कितने लोग मस्जिदों में से निकलते हैं, कितने मदरसों से निकलते हैं, हर साल हजारों स्टूडेंट्स कुरान के कोर्सेज करके निकलते हैं, हरम में कितने जाते हैं। अब तो चले ये कोविड का मामला चल रहा है, लेकिन अब देखिए बरकत कोई नहीं है। वो एक इब्ने तैमिया क्या कर गए, वो एक इमाम बुखारी क्या कर गए, आज किधर है ऐसी शख्सियात। तो आज जरूरत है इस बात की कि अल्लाह से कहिए कि अल्लाह हमें बरकतें दे। हमारी छोटी छोटी दीन की कोशिशें हैं, हमारे रिसोर्सेज थोड़े से हैं, हमसे इसमें ऐसा काम करा ले कि जो बरकत ज्यादा दे दे। और फिर इसी तरह से आपको पता है कि एक दौर था कि नबी सल्लम की हदीस का दौर किया जाता था बरकत लेने के लिए। इमाम बुखारी खुद इस पे बात करते हैं, कहते थे कि इसमें बार बार दुरूद शरीफ पढ़ा जाता है तो इसकी वजह से हमारे आमाल दुरुस्त हो जाएंगे। तो अल्लाह ताला ने आपको मुझे इस चीज की दावत दी है इसमें। फिर इसी तरह से एक और छोटी सी चीज याद रखिए कि आज के दौर में शो ऑफ है, दिखावा है, डिस्प्ले कल्चर है, फ्लॉन्ट करो, ये सब इखलास से दूर कर रही है हमारी नस्लों को। आज आपको अल्हम्दुलिल्लाह खाना पकाकर खिलाने से ज्यादा दिखाने की फिक्र लग जाती है, इखलास की कमी है। गैर महसूस तरीके से आज के दौर में उम्मत मुस्लिमा का ये एक मसला है, दिखावे पे आ गए। बेटियों को कोई दे देता था पहले भी, अब दिखा के देते हैं, बहुओं को भी देते थे दिखाते हैं। तो उम्मत मुस्लिमा के आज के सारे मसाइल दीन से मुतल्लिक या दुनिया के, इवन सोशल वर्क जो करते हैं, चेक्स दिखा दिखा कर कैमरों को फिर दिए जाते हैं, मशीनें बांटी जाती हैं। तो आज के दौर में उम्मत मुस्लिमा को जरूरत है कि उनको इखलास दिया जाए, और अल्लाह की मौजूदगी का एहसास ही सबसे बड़ी चीज है। फिर इसी तरह से आपके अमाल की सेहत और उसकी दुरुस्तगी की शर्तों में शर्त इखलास है। जब तक इखलास और दिल जमाई नहीं होगी, आपका काम सीधा नहीं होगा। कर लें जो करना है, जितनी मर्जी कोशिश करें। और फिर सबसे मुश्किल चीज, सबसे बड़ी बात क्या है कि उलमाए कराम इखलास की तालीम से लोगों को मुतवज्जह करें। आज इस पे बात कम है और इधर उधर के साबके इलाके बहुत सारे हैं। अबू जमरा एक कबायर उलमा में से थे, कहते हैं मेरा दिल करता है कि फुकहाए उम्मत में कुछ ऐसे लोग हों जिनका काम ही सिर्फ लोगों की नीयतों को सीधा कराना और उनके मकासद की दुरुस्तगी की तवज्जो दिलाना हो, और वो बस नीयत पे और इखलास पे बात करते रहे। हम आज ऐसे लोगों को कहते हैं छोड़ो ना, जजमेंटल है, शक करते हैं, क्या मसला, इनके पास आके बैठ जाओ तो बंदे का बीपी लो हो जाता है, ये क्या बात है, अब इतनी भी तो बात नहीं है। तो याद रखिए, जिंदगी के हर मोड़ पर उतार चढ़ाव हो, कोई भी चीज हो, अंदर इखलास होगा ना, अल्लाह आपको थाम लेगा। फिर सर एक और फायदा क्या है कि इखलास आपकी मुबाहात को इबादात में तब्दील कर देता है। मुबाह क्या, खाना पीना सोना जागना। आप मुखलिस हैं, मुखलिस बंदा तो चलता फिरता, कह लीजिए कि एक नेकियों का मीटर होता है। जैसे कुछ लोगों की गाड़ी खड़े में भी चलती है ना, टैक्सी खड़ी हो जाती है रश में, तो मीटर तो चलता रहता है, पैसे पड़ रहे हैं। बिल्कुल लिखिए, बहुत बड़ी बात है, शायद आप इसको छोटा समझें, लेकिन इखलास का फायदा क्या है कि ऐसा बंदा कोई नेकी नहीं भी कर रहा, खा रहा है, पी रहा है, सो रहा है, जाग रहा है, उसका नेकियों का मीटर चल रहा है, और अल्लाह ताला उसकी आम अमाल को भी इबादात में बदल देता है। शर्त यह कि जितना इखलास ज्यादा उतना मीटर तेज चलेगा। इखलास की जितनी आमेजिश होगी, खुद ब खुद बुलंद मर्तबों पर रसाई होगी। बताना नहीं पड़ेगा, कहना नहीं पड़ेगा, एडवर्टाइज नहीं आपको कराना पड़ता, आपको लोगों के दर नहीं खटखटाने पड़ते कि जरा थोड़ा सा हमें मेंशन कर देना, जरा हमारा जिक्र कर दे। आपको तो पता भी नहीं होता, आपके वहमो गुमान में नहीं होता, अल्लाह ताला आपसे वो काम लेता है। ये बिल्कुल ऐसे है कि अगर खुशबू या इतर कोई इस्तेमाल करता है तो किसी को बतानी पड़ती है। इसी तरह से नेकी और इखलास कभी नहीं छुपता। ये तो खुशबू बहुत प्यारा इतर है, लिख लें इखलास एक इतर है, और इसके साथ जब आप नेकियों के लिए निकलते हैं, खुद बहुत खुशबू फैलती जाती है। हत्ता के ऐसा शख्स अपने जिस्म को फारिग करता है गंदगी से कि शावर ले लूं ताकि मैं साफ होकर नमाज पढ़ लूं, उसका ये गुस्ल बाथरूम में जाना भी इबादत है। अपनी बीवी से अपने आप को रिलैक्स करता है, वो भी उसकी इबादत है। बीवी खाना बनाती है, घर साफ करती है ताकि मेरी इबादत अच्छी हो जाए, तो ये सारे काम अच्छे हैं। फिर एक और फायदा देखिए, कल्ब को पाक साफ करने और अमाल की कबूलियत का सबब है। दिन ब दिन आपका दिल साफ होता जाएगा, एक दिन में नहीं होगा, ये भी मैं आपको बताऊं। डिपेंड करता है कि आप कब से चल रहे हैं और आपके इर्द गिर्द गंदगी कितनी है। ऐसी है कि आप साफ कपड़े तो पहनते हैं, लेकिन फिर अगर पसीना आ जाए, फिर आपके इर्द गिर्द गंदगी है, फिर गंदी चीजें देख लेते हैं, फिर इधर उधर होते हैं, तो फिर है। तो दिल को कीने, बोगस, अदावत, जलन, हसद जैसी बीमारियों से पाक करने का तरीका क्या है कि अपने आप को मुखलिस करते जाइए, अल्लाह ताला आपकी मदद करेगा। और फिर इखलास से नियत गुनाहों की बख्शिश का सबब है। कौन है जिससे गुनाह नहीं होते, लेकिन मुखलसीन के गुनाह अल्लाह माफ कर देगा इंशाअल्लाह ताला। और इब्ने तैमिया कहते हैं कि अगर इंसान कोई भी काम इखलास और सिदके नीयत के साथ करता है ना, तो वो कबायर जुनूब के लिए भी कफारा साबित हो जाते हैं। और वो हदीस ला इलाहा इल्लल्लाह अली पेश करते हैं जिसको हदीस बिताका कहते हैं, यानी मुखलस से तो कभी कबीरा भी हो जाए ना, तो अल्लाह ताला उसका वो भी माफ करता है। آج اس کو پکڑ لیجئے, وہ زانیہ عورت کو یاد کیجئے جس نے اپنے آپ کو پاک کرایا تھا, اور وہ پیاسے کتے کو پانی پلانے والی عورت جو تھی نا, یہ سارے پیچھے مخلصات تھے. درخت کی ٹاہنی کو رستے سے ہٹا دینا, یہ بھی اسی کے اندر آ جائے گا, تو اخلاص آپ کے گناہوں کا کفارہ بن جاتا ہے. پھر ایک اور فائدہ, مصائب اور علام سے نجات دلانے کا سبب ہے اخلاص. آتی ہیں مشکلیں, سب پہ آتی ہیں, آپ پہ بھی آئیں گی, لیکن آپ کو محسوس نہیں ہوں گی, آپ کی زندگی بالکل پاک صاف ہوگی. لا خوف علیہم ولا هم یحزنون ہوگا, اور آپ اس کو محسوس کرتے کراتے دیکھیں گے کہ آپ ہر قسم کے حالات میں خوش رہتے ہیں. یہ تو اپنے آپ سے پوچھئے دل کی کیا حالت ہے. دیکھیے, قلب سلیم والے کو بھی لڑنا آتا ہے پر وقت نہیں ہے, اس کو بھی جواب دینا آتا ہے پر وقت نہیں ہے. ہر وقت ایک بے چینی, ایک تڑپ ہے, کچھ کرنا ہے, یہ پروجیکٹ ہے, ادھر جانا ہے. جیسے ہماری ایک سسٹر تھی تو وہ کہتی تھی خاندان میں کوئی جھگڑا ہوا تو سب بڑ بڑ کے باتیں کر رہی ہیں, تو وہ اپنے کاموں میں مصروف ہے, کبھی پیپر چیک کرنے, کبھی یہ, تو کہتی ہیں لڑنا تو ویسے مجھے بھی ہے پر میرے پاس وقت نہیں ہے, میں نہیں بات کر رہی, میں جا رہی ہوں. آپ کا دماغ ہلکا, فکر نہیں, کوئی کہتا ہے تو کہہ لے. آپ واقعی آپ مجنون ہو جاتے ہیں, مجنون بن جاتا ہے مخلص, اس کو فکر لگ جاتی ہے میں نے لوگوں کو فائدہ دینا ہے, اچھا بعد میں نپٹیں گے, اچھا بعد میں لڑائی کریں گے, اچھا ابھی وقت نہیں ہے, میں جا رہی ہوں, میں آ رہی ہوں. یعنی آپ جب جان بوجھ کے اللہ کے رستے کے کام لیتے ہیں, یہ سب سے زیادہ آپ کو مخلص کرتا ہے. یہ بھی لکھ لیں, یہ جو امر بالمعروف اور نہی عن المنکر ہے نا, یہ سب سے زیادہ اچھا ڈٹرجنٹ ہے آپ کو پاک کرنے کا. اپنی عبادات سے کوئی نہیں سمجھ آتی, کیونکہ جب لوگوں میں نکلتے ہیں تو لوگ بھی تو پھر آپ کو صاف کرتے ہیں. آپ ایک کو صاف کریں گے, دس ہاتھ آپ کو پکڑیں گے, تم نے کیا کیا, آپ کے بچے, آپ کا مال. تو جب جس برتن کو دس ہاتھ لگ جائیں چمکانے کے لیے, وہ صاف ہوتا ہے. تو امر بالمعروف اور نہی عن المنکر کا حصہ بنے. اور یہ کہہ دیتی ہوں کہ اخلاص آپ کے درجوں کی بلندی کا ذریعہ ہے, اخلاص سفینہ نجات ہے, اسی سے پھر کرب اور علم کے گہرے بادل خود بہت چھٹتے جاتے ہیں, اور اخلاص کی وجہ سے وسوسے ختم ہو جاتے ہیں, وہم دور ہو جاتے ہیں, اور اخلاص کا ایک فائدہ حکمت اور دانائی کے راز کھلتے ہیں. اجر کا حصول تو ہے ہی ہے, ثواب تو ہے ہی ہے, لیکن حکمتیں ملتی ہیں آپ کو, اور آپ کی بات بالکل سیدھی نشانے پہ لگے ہوئے تیر کی طرح ہو جاتی ہے. آپ سورہ انفال میں پڑھ چکے ہیں 29 میں, اللہ کہتے ہیں کہ یجعلکم فرقانا, تقوی اور فرقان مل جاتا ہے اس بندے کو جو واقعی مخلص ہوتا ہے. اور اللہ کے نبی دعاؤں میں ایک دعا کرا کرتے تھے کہ اللہ حق کے بارے میں مجھے جہاں بھی شک ہے نا, تو مجھے اس کے نکال کر مجھے حقیقت دے دیں. اور درجے کیسے بلند ہوتے ہیں, کل قیامت کے دن بھی, دنیا میں بھی, آپ کے اخلاص کو پرکھ پرکھ کر اللہ آپ کو اوپر سے اوپر لے جائے گا, حتیٰ کہ شہداء مجاہدین کا درجہ ملتا ہے. حدیث میں آتا ہے کہ ایک شخص بسترے مرگ پہ کیوں نہ مرے, لیکن اس کے نیت اور خلوص کی وجہ سے اللہ اس کو شہداء مجاہدین کا درجہ دیتا ہے. نہ سمجھ آئے نا تو سورہ توبہ کی آیت 92 لکھ لیں, گھر جا کر دیکھیے گا. وَعَيُنُهُمْ تَفِيدُ مِنَ الدَّمِ حَزَنًا, سواریاں نہ ملنے کی وجہ سے روتے ہوئے پلٹے تھے, اللہ نے ان کا بھی نام تبوک کے ساتھیوں میں لکھوا دیا. تو یہ اخلاص آپ کی نیکیوں کو بڑھانے کا بھی ذریعہ بنتا ہے, اور نبی کے ساتھ نہ ہو کر بھی آپ کو نبی کے ساتھ رکھنے کی بات کر دیتا ہے, اور پھر اسی طرح سے فتنوں اور اندیشوں سے نجات کا ذریعہ بنتا ہے. آج فتنوں کا دور ہے, اندیشے ہیں, خطرے ہیں, ہر طرف تو فتنے ہیں, کبھی بدفعلی ہے, کبھی لواطت ہے. آپ کا بچہ کبھی بھی لواطت میں نہیں پڑے گا انشاءاللہ, کبھی بھی وہ سحاق کا شکار آپ کی بیٹی نہیں ہوگی اگر آپ نے اس کو شروع سے اللہ سے جوڑ دیا. کیسے یوسف کو عزیز مصر کی بیوی کے فتنے سے اللہ نے بچایا, یہ اخلاص تھا. فسق و فجور کی گہری کھائیوں میں گرنے سے اللہ بچا لیتا ہے. وَلَقَدْ هَمَّتْ بِهِ وَهَمَّ بِهَا لَوْلَا رَأَى بُرْهَانَ رَبِّ, یہ برہان اخلاص تھا. پکے سچے مومن کو کبھی بھی گناہ برا نہیں کہتے, وہ چاہے فتنے پھیل جائیں, دجال کیوں نہ آ جائے, اس کے تکارندے. اور آج جو معروف باتیں ہیں میں منہ پہ نہیں لانا چاہتی, آپ کو کچھ نہیں ہوگا ان ساری باتوں سے جو آپ کے خیال میں یہ سارا کھیل کھیلا گیا ہے, اور یہ دجالیت اور یہ وہ ہے. ضرورت اس بات کی ہے کہ آپ کو اس بات کا یقین ہو کہ میں نے پاک ہونا ہے, تو پاکیزگی کی اہمیت کو جانیے. ظاہری کپڑے صاف کرتے ہیں, دوسری چیزوں کو لیتے ہیں, آج آپ نے میں نے دل کو پاک کرنا ہے. اس سارے مضمون کو سننے اور پڑھنے کے بعد عقیدہ توحید اور اخلاص دونوں لازم ملزوم ہیں, لکھ کے رکھ لیجئے. کلمہ پڑھتے ہیں تو بھی اگر پاک نہیں ہوئے تو بات بنے گی, اور خلوص دل سے لا الہ الا اللہ کہنے والے کے لیے مرتے ہی ساتوں آسمان کے دروازے کھل جاتے ہیں کہ داخل ہو جاؤ، یہ فوائد آپ کو مل رہے ہیں. اور اسی طرح صدقہ و خیرات میں پاکیزگی دل کتنی اہم ہے کہ مٹھی بھر کھجورے پورے لشکر کے لیے یا کہہ لیجئے پورے اس ڈھیر کے اوپر اکٹھی ہو جاتی ہیں. اللہ کے نبی نے اس شخص کی قربانیوں کو کیسے قبول کیا، سب کو واقعات آتے ہیں. پھر اس طرح قیام اللیل میں دل کا مخلص ہونا کیا ہوتا ہے؟ آپ راتوں کو اکیلے میں دو دو نفل کر کے شروع کیجئے، 5 منٹ سے شروع کر کے پھر آپ چاہے آدھے گھنٹے گھنٹے پہ لے آئیے، آپ کا دل پاک ہو جائے گا. آپ کا یہ روزہ جس میں آپ اور میں اس وقت بھی ہیں الحمدللہ، اس میں قلب سلیم کیسے ہے چیک کیجئے. جس رب کے کہنے پہ اس وقت پانی کی ایک بوند میرے حلق میں نہیں جا رہی جبکہ پانی حلال ہے، لیکن اگر میں نے اللہ کے حکم سے حرام نہ چھوڑا تو میرے اس 1 مہینے کے حلال کے چھوڑنے نے مجھے کیا فائدہ دینا ہے؟ کبھی سجدوں میں جا کر اپنے آپ کو چیک کیجئے. اور یاد رکھیے کہ جتنا اپنے آپ کو بڑے سے بڑے آئینے میں دیکھتے جائیں گے مخلص ہوں گے. کبھی جو عورتوں کو دیکھا کرے، بڑے بڑے میرر رکھے ہوتے ہیں اپنے واش رومز میں، ایک ایک پور دکھتا ہے چہرے کا، ایک ایک بال دکھتا ہے. اسی طرح اس قرآن کے اندر ڈوبتے جائیے. آج کل تو ہم تھوڑا سا پڑھ رہے ہیں نا، مزید چلیے ڈیپتھ میں جائیے. آیت بائے آیت میں صرف ایک آیت یا ڈیڑھ یا دو آیتیں ہوتی ہیں 1.5 گھنٹے میں. روٹین کی کلاس ہے، کلاس کے بعد شروع ہو جائے گی رمضان کے بعد دوبارہ. ایک ایک طرح سے اپنے آپ کو لے کر چلیے، انشاءاللہ آپ دیکھیں گے وقت کے ساتھ شہادت کی تمنا آئے گی. پھر صرف مساجد کی طرف قلب سلیم کے ساتھ چلیے، اپنے بیٹوں اپنے مردوں کو لائیے اس کے اندر. حرام کاموں سے کنارہ کشی کرنے میں اخلاص کو کام لیجئے. آپ دیکھیں گے یہ وہ عمل ہیں جن کے کرنے سے دل پاک ہو جاتا ہے. پھر جنازوں میں شریک ہوئیے، اس سے اخلاص ملے گا آپ کو. قلب سلیم کے ساتھ جب توبہ کرتا ہے نا بندہ، تو اللہ تعالیٰ اس کی بہت لمبی کوئی اس کی لاکھوں دفعہ کی تسبیح نہیں دیکھتا، ایک دفعہ وہ کہتا ہے رب اغفر لی وارحمنی، بس اللہ تعالیٰ اس کو بخش دیتا ہے. اور اسی طرح قلب سلیم کے ساتھ اچھے کام اور نیک کاموں کے ارادے کریں گے تو کافی ہوگا. اور سب سے بڑھ کے یہ ہے کہ اپنی زندگی سے ریاکاری نکالنے کے لیے آج سے میں نے اپنے دعا کرنی ہے. ایک سوال اینڈ پہ آ جاتا ہے کہ کیا ریاکاری کے خوف سے پھر نیک کام نہ کروں؟ اور اگر لوگ میرے نیک کاموں کی تعریف کریں تو کیا میرا اجر ضائع ہو جاتا ہے؟ تو اس کا جواب یہ ہے کہ آپ اپنے آپ کو سیدھا رکھیے. اللہ کے نبی سے پوچھا گیا کہ ہم نہیں چاہتے ہماری تعریف ہو، پھر بھی ہوتی ہے، تو فرمایا تل کا بشرت العاجلہ، یہ تو نقد ملنے والی خوشخبری ہے، آپ کو خود پتہ لگ جائے گا اور یہ اثرات ہی نہیں ہوں گے آپ کی زندگی میں، یہاں تک آپ پہنچیں گے ہی نہیں. اللہ تعالیٰ سے یہ دعا کیجئے کہ اللہ ہمیں اس موضوع کو مزید سمجھنے والا بنائے. ہمارا ایک کورس ہے نورن علی نور، جو قرآن پڑھے ہوئے اسٹوڈینٹس کو کروایا جاتا ہے، تو الحمدللہ اس میں ایک پورا ٹاپک ہے اصلاح القلوب. ہم اس میں اصلاح القلوب کے نام پہ ایک ٹاپک پڑھتے ہیں، اس میں اس سے بہت زیادہ ڈیٹیلز ہیں. آج تو جتنا میں دے سکی اپنے اسائن ٹائم کے اندر اتنا آپ کو دے رہی ہوں. اللہ سے دعا کرتی ہوں کہ آپ کو مجھے مزید وقت لگانے کی توفیق دے، کہ مزید اپنا وقت لگائیں اور اپنے دلوں کو پاک کریں. باقی چیزیں پارے کے ساتھ ساتھ جہاں آیتیں آئیں گی، تو آج ہم پورے پارے کو قلب سلیم کی روشنی میں سمجھنے کی کوشش کریں گے. دعا لے لیجئے جس میں آپ اللہ تعالیٰ سے سلامت دل مانگ رہی ہیں. اللہم انی اسلک السبات فی الامری والعظیم تعالی رشدی وسلک شکر نعمتک و حسن عبادتک وسلک قلبا سلیما ولسانا صادقا. اب دل سے مانگیں گے تب ملے گی. وَأَسْأَلُكَ مِنْ خَيْرِ مَا تَعْلَمُ وَأَسْأَلُكَ قَلْبًا سَلِيمًا وَلِسَانًا صَادِقًا وَأَسْأَلُكَ مِنْ خَيْرِ مَا تَعْلَمُ وَأَعُوذُ بِكَ مِنْ شَرِّ مَا تَعْلَمُ وَأَسْتَغْفِرُكَ لِمَا تَعْلَمُ. ذرا سے اس کے ایک ایک لفظ کو دیکھیے اور ڈوب کے مانگیے کہ اللہ آج میں نے تجھ سے قلب سلیم مانگنا ہے اور مجھے عطا فرما. اے اللہ میں تجھ سے کام میں ثبات یعنی جماؤ ٹھہراؤ کی توفیق مانگتا ہوں. دیکھیے مثلے سے ماپ مت رہیے، تھرکتے پھلکتے ادھر سے ادھر سے، یہ بھی کر دو وہ بھی کر دو اس کو بھی کر دو. کچھ لوگوں کا کام صرف ڈاکیے کا رہ گیا آج کے دور میں، معذرت کے ساتھ. ہر میسج جو آپ کو ملا آپ نے بھی آگے ضرور دوسروں کو کرنا ہے، اور خود پڑھے نہ پڑھے یہ کوئی دین کی خدمت نہیں. اتنا سستا کر دیا، میں کہہ سکتی ہوں کہ دن میں جب 50-100 میسیجز کسی کو آپ بھیجیں گے تو وہ 5 بھی نہیں دیکھے گا. इससे तो बेहतर था आप रोज का एक आधा भेज देते ताकि अगला बंदा उसी को लेके आगे चल जाए। तो ये दीन की खिदमत नहीं, ये एक ऐसा जज्बा है जो अच्छा जज्बा है, लेकिन इस जज्बे से फायदा नहीं होगा। डॉक्टर पकड़कर मरीज को गोलियों की फक्कों के फक्के दे दे कि कोई ना कोई गोली तो काम करेगी, तो वो दुरुस्त नहीं होगा। इसके लिए जरूरत होती है कि आप हिकमत के साथ बात करें और अल्लाह ताला आपको मुझे सुबात दे और जम जाइए। व्यवस्था रहे शजर से उम्मीदें बहार रख। मुझे तो जिंदगी का खुलासा यही समझ आया, जम के काम कीजिए, सुबाते कल्ब के साथ कीजिए, जो चीज जिस तरीके से आपको अच्छी लगती है। और इसमें कुछ लोगों के सवालात का भी जवाब है। कुछ कहते हैं कि क्या जरूरी है कि किसी प्लेटफॉर्म को ज्वाइन किया जाए, मसलन जमात इस्लामी है उसको ज्वाइन करें, फला मरकज को करें, तबलीगी जमात को करें, किसी इदारे किसी इंस्टीट्यूट को ज्वाइन करें, तो मैं कहूंगी जी जरूरी है। लेकिन उसी को हर चीज समझना और गलतियों से पाक समझना, ये गलत होगा। लेकिन किसी भी जगह जहां आपको अल्लाह ताला ने मौका दिया, जिधर आपका दिल ठुकता है, आप अपने आप को जमा कर खिदमत करना शुरू कर दें। ले लीजिए कहीं से भी, इंसान को कोई नहीं रोकता और ना रोकना चाहिए, ना रुकता है ये काम, लेकिन देने में आपके एक खूबसूरत तरतीब और हार्मनी होनी चाहिए। वरना हमें तो खौफ आता है कि पहला पारा पढ़ने के बाद एक दफा एक स्टूडेंट ने मैसेज किया कि मैंने अपनी दोस्तों का ग्रुप बना के ना, तो जो मुझे इधर क्लास मिलती है मैंने उधर जाके पढ़ाना भी शुरू कर दिया। तो वो तो कितनी खुश थी, लेकिन हमारे दिल कांप के रह गए और पहली दफा कुरान वो पढ़ रही थी। तो याद रखिये, ये जुल्म ना कीजिए। लोगों के लिए क्राइटेरियन बन जाते हैं आप। उस्ताद एक ऐसी तराजू होती है कि उसके बाहर कुछ नहीं फिर तुलता। कहते हैं मेरे उस्ताद भी तो ऐसे ही, उस्ताद भी गलतियां करते हैं, उस्ताद भी ये काम करते वो। तो आप अच्छे से दर्जे से सीखिए, फिर सिखाना सीखिए, फिर सारी जिंदगी खिदमत कीजिए। और ये तो सारी जिंदगी का काम है। अगर 10 साल पहले मैंने आपको जो पढ़ाया था, अगर आज भी मैं आपको वैसे ही पढ़ाऊं, आज भी वही दौरा कुरान हो जो पहला दौरा कुरान 2000 था, तो आप नहीं सुनेंगे। हर वक्त खुद सीखने सिखाने और अपने आप को मजीद फ्रेश करने के लिए इल्म के साथ जुड़े रहना जरूरी है। फिर क्या हम दुआ करते हैं, मैं तुझसे नेकी और भलाई की पुख्तगी चाहता हूँ, मैं चाहता हूँ कि तू मुझे अपनी नेमत के शुक्रिये की तौफीक दे। आज तो सिर्फ 2 घंटे इसी एक दुआ पे लग जाए ना तो भी कम है, लेकिन सिर्फ इशारे हैं आपके लिए। आज शुक्रिये नहीं है, हम मौसनों का शुक्र अदा नहीं करते। हम जिनसे लेते हैं कल बाद में उन्हीं के पत्ते काटते हैं, हम उन्हीं के नामों को काट के कभी किसी का नाम नहीं मेंशन करते। और एक सवाल सिर्फ छोटा सा किसी का था, उसका जवाब यही दे दूं कि कैसे पता चले कि आप जो काम कर रहे हैं उसमें आप अपने लिए कर रहे हैं या किसी के लिए कर रहे हैं। तो याद रखिए कि मेन स्ट्रीम से काट कर सिर्फ इसलिए अपना नाम लगाकर किसी को पेश करना और मेन रिसोर्स का खबर ना हो कि कहीं लोगों को ये ना पता चल जाए कि मैंने ये कहां से लिया। जैसे किसी की बात है तो उन्होंने कोई बात की तो कहने लगी कि फुला 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 बात थी, कोई भी बात थी, तो खुलासा क्या था कि कभी उन्होंने अपने किसी मेन सोर्स का जिक्र किया नहीं। तो वो खुद जो कर रही है क्या वो उस काबिल है इतना उस, नहीं वो बिल्कुल नहीं है। तो मैंने कहा कोई खुद जितना भी करे अच्छी बात है, करना चाहिए, लेकिन अगर वो मेन सोर्स के साथ भी लोगों को जोड़ता रहे। जैसे मैं किसी का सुन रही थी तो वो थोड़ी देर बाद ना डॉक्टर इसरार साहब का नाम ले रहे थे, ऐसी कोई लेक्चर था या क्या था, ये डॉक्टर साहब ने, ये उनकी बुक है, ये डॉक्टर साहब की ये किताब है, ये उनका लेक्चर है। फिर थोड़ी देर बाद ऐसी कोई बात थी, ऐसे मुझे कोई लेक्चर मिलना तो उसकी बात कर रही हूँ। तो मैं ये सोच रही थी कि ये शागिर्द कितना अच्छा है, अपना भी हिस्सा डाल रहा है, लेकिन उसको साथ ये भी पता है कि मेरे से सुनने वालों का मेयार वही है जो मेरे से हल्की सी बात सुनते हैं, लेकिन जरा जो और अच्छी सुनना चाहे वो उस्तादों के उस्ताद की बात सुन ले। तो याद रखिये ये वो चीज है, इससे भी अपना इखलास दिखता है। तो क्या है, मुझे नेमत के शुक्रिये की तौफीक दे, अपनी अच्छी इबादत की तौफीक दे। ये भी बड़ी जरूरत है, सिर्फ इबादत नहीं चाहिए अच्छी इबादत। मैं तुझसे लिसाने सिद्क पर कल्बे सलीम का तालिब हूँ, मैं तेरी पनाह चाहता हूँ इस शर से जो तेरे इल्म में है, और इस खैर का भी जो तुझसे तलबगार हूँ, और इस खैर का भी मैं तुझसे तलबगार हूँ जो तेरे इल्म में है, और तुझसे मगफरत मांगता हूँ इन गुनाहों की जिन्हें तू जानता है, तू बेशक सारी पोशीदा बातों का जानने वाला है। ऐ अल्लाह साहब, सुनने वालों को इनमें से एक एक चीज अता फरमा दे और इनकी नस्लों को भी महरूम न रखना। आगे आज की हदीस सिलसिले सहीहा की रिवायत है, 3058 है। अल्लाह के नबी ने फरमाया कि कपड़े की बोसीदगी यानी इसका पुराना होना اس کی طرح ایمان بھی تمہارے دل کے اندر پرانا ہو جاتا ہے. اللہ سے سوال کیا کرو کہ وہ تمہارے دلوں میں ایمان کی تجدید کرتا رہے. تو ہر وقت ایمان کی تجدید قلب سلیم کی طرف آپ کو مائل کر دے گی. اللہ تعالی ہمیں اس کی توفیق دے. آگے چلتے ہیں اس پارے میں دل ان کا تعارف. آیت نمبر 32 سورۃ فرقان. کذالک لنثبت به فؤادک ورتلناه ترتیلا. اس میں تثبیت قلبی کا تذکرہ ہے. اللہ کے نبی کے دل کو جمایا جاتا تھا مختلف طرح سے. تو القلب ثابت. پھر سورۃ شعراء 89 جو ہم کر رہے ہیں. القلب السلیم الا من اتى الله بقلب سلیم. سورۃ شعراء آیت 194 علی قلبک لتکون من المنذرین. نبی صلی اللہ علیہ وسلم کے دل کی طرف اشارہ ہے. پھر اس کے بعد ہدایت کی آیتیں دیکھیں, اس بارے میں تین ہیں. شورا 62 ربی سیاحدین, یعنی میرا رب مجھے راہ دکھائے گا. پھر اسی طرح سے سورت شورا 78 فہو یہدین. اور اسی طرح سورت نمل کی آیت نمبر 2 ہدم و بشرا للمؤمنین. اللہ سے دعا ہے کہ آج ہم سب کو ہدایت کی طرف چلنا اور آسان سے آسان کر دے, اور ہم بہترین طریقے سے اللہ سبحانہ تعالیٰ کی ان باتوں کو سمجھ سکیں. آئیے چلتے ہیں سورۃ فرقان کی آیت نمبر 21 سے لے کر 21 سے 77 ہمارے اس پارے میں آ رہا ہے. پیچھے سے شروع ہو چکی, ترتیب کے اعتبار سے 25 نمبر کی سورت تھی. اور فرقان سورت فرق حق اور باطل کا فرق پیدا کرنے والی سورت ہے. دو چیزوں کا تقابل اس میں بہت سارا آپ نے دیکھا, کچھ آگے دیکھیں گے. رسالت اس کا موضوع ہے. نبی صلی اللہ علیہ وسلم کے جو حالات تھے اس کو آپ اس میں نظر میں رکھتے ہیں. اور تبارک الذی سے شروع ہوئی اور بیچ میں بھی اس کا تذکرہ ہے. تو جب کسی نام کو اللہ کے نام سے جوڑ دیں, کسی کام کو اللہ کے کام سے جوڑ دیں گے, تو اللہ تعالیٰ اس میں خود بہت برکتیں لے آئے گا. آئیے دیکھتے ہیں آیت نمبر 21 سے 25. بہت سے مسئلوں کا حل سکھایا جا رہا ہے صبر کی صورت میں. اور آیت 21 اور 22 میں مشرکین مکہ کے دو اعتراضات کا بھی جواب ہے. وَقَالَ الَّذِينَ لَا يَرْجُونَ لِقَاءَنَا, اور جنہیں ہماری ملاقات کی توقع نہیں, انہوں نے کہا کہ ہم پر فرشتے کیوں نہیں اتارے جاتے, یا ہم اپنی آنکھوں سے اپنے رب کو دیکھ لیتے. ان لوگوں نے اپنے آپ کو بہت ہی بڑا سمجھ رکھا ہے اور سخت سرکشی کر لی ہے. جس دن یہ فرشتوں کو دیکھیں گے اس صرف گناہ کاروں کے لیے خوشی کی کوئی بات نہ ہوگی, اور کہیں گے خدا کرے تم روک لیے جاؤ اور بند کیے جاؤ. اور انہوں نے جو جو اعمال کیے تھے ہم ان کی طرف بڑھ کر انہیں پرگندہ ذروں کی طرح کر دیا. اللہ اکبر کبیرہ. ہوا منصورہ, یہ جو دھوپ کے اندر چھوٹے چھوٹے ذرے دکھتے ہیں نا آپ کو کھڑکی سے, وہ ہیں. یعنی شرک کے ساتھ کی بھی نیکیاں جس میں اخلاص نہیں ہوتا, اللہ تعالیٰ ان کو بھک سے اڑا دے گا, یہ مراد ہے. البتہ اس دن جنتیوں کا ٹھکانہ بہتر ہوگا اور خوابگاہ بھی عمدہ ہوگی. آج دنیا میں اخلاص لے آئیے, اپنے اعمال میں محنت کر لیجئے. مخلص تھکتا نہیں ہے, مخلص کو کبھی بھی اپنی نیکی بڑی نہیں لگتی. اور آرام سے بے آرام اپنے آپ کو کر لے, بے آرامی ہوگی وہاں اللہ آپ کو بہترین خوابگاہوں میں آرام دے گا. جس کو کام میں آرام ملنے لگ جائے نا وہ مخلص ہوتا ہے, یہ لکھ لے. آپ جس کام میں تھکتے نہیں ہیں نا وہ آپ کا اللہ کے لیے ہے. سیدھی سی بات ہے, چاہے کھانا پکاتے ہوئے یا کچھ, ورنہ تو آپ احسان ہی جتلاتے رہتے ہیں, سارا دن کچن میں کھڑی رہتی ہوں. تو اپنے ذرا نیکیاں اور یہ جو قرآن کے علاوہ باقی کام ہے نا اس کو بھی دیکھا کرے کہ ہم کرتے کس کے لیے ہیں, اور کیا واقعی حقیقت میں ہمیں کل ان کا اجر بھی ملے گا. خوش رہا کرے, گھر والوں کو خوش رکھا کرے, اچھے طریقے سے کام کیجئے. یا تو اتنا بنائیں نہ, اور بنائیں تو پھر احسان نہ جتلائیں. اور یہی معاملہ باقی معاملات میں بھی رکھیے. تو اللہ تعالیٰ فرماتے ہیں کہ اور جس دن آسمان بادل سمیت پھٹ جائے گا اور فرشتے لگاتار اتارے جائیں گے. کیا پتا چلا کہ ایسے لوگوں کو قیامت کے دن اللہ سبحانہ تعالیٰ کیسے سکون دے گا جنہوں نے زندگی میں ہی یہ سمجھ لیا کہ ہم نے اپنے رب کے سامنے جانا ہے. آئی 26:29 کاش میں نے فلاں کو دوست نہ بنایا ہوتا, مین ٹاپک ہے اس میں. لیکن اگر آپ دیکھیں تو اس کے اندر آپ کو یہ بھی پتہ چل رہا ہے کے پیچھے ہم نے دیکھ لیا کہ کفار کی نیکیوں کا انجام کیا ہے، پھونک مار کر اللہ تعالیٰ ان کو اڑا دے گا، اور یہاں اللہ سبحانہ تعالیٰ آپ کو یہ بھی بتا رہے ہیں کہ کفار پر قیامت کا دن بڑا بوجھل ہوگا، بھاری ہوگا، آسمان پھٹے گا، فرشتے آئیں گے اور اللہ تعالیٰ لوگوں کا فیصلہ کریں گے. لیکن آیت نمبر 27 سے 29 کا خاص طور پہ جو تھیم ہے وہ کیا ہے؟ بری دوستی کا انجام. الملک یومئذ الحق للرحمن. اور اس دن صحیح طور پر ملک صرف رحمان کا ہی ہوگا، اور یہ دن کفار پر بہت بھاری ہوگا، اور اس دن ظالم شخص اپنے ہاتھوں کو چبا چبا کر کہے گا، ہائے کاش کہ میں نے رسول اللہ کی راہ اختیار کی ہوتی، ہائے افسوس کاش کہ میں نے فلاں کو دوست نہ بنایا ہوتا، اس نے تو مجھے اس کے بعد گمراہ کر دیا کہ نصیحت میرے پاس پہنچ چکی تھی، اور شیطان تو انسان کو عین وقت پر دغا دینے والا ہے. آج بری دوستیوں کو آج ہی دیکھ لیجئے، قیامت کے دن کیا حسرت بھری فریاد اللہ نے بیان کر دی ایسے شخص کی جو ساری زندگی دوستوں کی خاطر رب کو ناراض کرتا رہا اور اللہ کو دوست نہ بنایا، تو وہاں افسوس اور حسرت ہوگا. آگے دیکھیے آیت 30 سے 31 میں اللہ کے رسول کا شکوہ ہے، کیا؟ کہ قرآن کو پکڑ کر بھی انہوں نے چھوڑا ہوا تھا. وقال الرسول یا ربی ان قوم اتخذوا، اور رسول کہے گا کہ میرے پروردگار، میری بے شک میری امت نے اس قرآن کو چھوڑ رکھا تھا. یہ کیا ہوتا ہے؟ آپ نے دو لفظ نوٹ کیے قرآن میں، عربی میں پکڑنا بھی اور چھوڑنا بھی ہے. تو قرآن کو پکڑ کر چھوڑنا کیا ہوتا ہے؟ مراد ہے کہ مسلمانوں نے نام سے تو پکڑا ہوا ہے، لیکن عملی طور پہ آج مسلمانوں کا قرآن سے کیا تعلق ہے؟ ایک فلو چارٹ میں دیکھیے گا. قرآن سے کمزور تعلق ہدایت الہی سے تعلق کو کمزور کرنے کے مترادف ہے. یہ جو آج ہم پڑھ رہے ہیں نا قلبن سلیمہ، تو دل کو خالص کرنے اور پاک کرنے کے لیے قرآن بہت بہترین چیز ہے. قرآن کو چھوڑنا مراد ہے اسلام کو عملاً چھوڑ دینا، اور قرآن سے تعلق توڑنا ہدایت ربانی سے تعلق توڑنا. آج جنہوں نے قرآن چھوڑا ہوا ان کو ہدایت پھر یا تو کسی صدمے سے ملے گی، یا پھر اللہ نے ان کو کسی طرح سے پاک کر کرا کے کسی بھی خوشی کے ساتھ ہدایت دینی ہے. مسلمانوں نے قرآن کو قلبی طور پر نہیں چھوڑا آج بھی الحمدللہ، عملی طور پہ چھوڑا ہوا ہے. آپ خود اپنے آپ کو پوچھئے، دوسروں کو چھوڑ دیجئے، آج اس قرآن کی کیسی قدر کی؟ اتنی عظیم نعمت، اس کی اتنی ناقدری، کتنا بڑا جرم ہے. دشمن تو اس کو کبھی جلاتے اور پھاڑتے ہوں گے، آج ہمارے تو عملوں، ہماری خوشیوں، غموں میں یہ قرآن نیچے جاتا ہے. اس پہ ایک لیکچر تھا، بہت ہی اس سے فائدہ ہوا تھا، کچھ اسی قسم کا ہی ٹاپک تھا، قرآن کو پکڑ کر چھوڑنا. تو آج وہ لسٹ کو دے دیا جائے، یا اگر اپلوڈ کر دیں تو ساتھی سن لیں گے بعد میں. حقیقت یہ ہے کہ اس کی ضرورت ہے. آج بظاہر قرآن کو پکڑتے اور کہتے ہیں کہ سب سے زیادہ پڑھی جانے والی اور سب سے کم سمجھی جانے والی کتاب قرآن ہے. آج قاری نظر آتا ہے لیکن حقیقت میں ہے قرآن. یہ مسلمانوں پہ فٹ نہیں ہوتی بات. قرآن بھی پڑھنا اور لغویات میں آ جانا، یہ ہے قرآن کو پکڑ کر چھوڑنا. اتنی اعلیٰ کو چھوڑ چیز کو چھوڑ کر حقیر چیزوں کی طرف توجہ دینا، ان سب کو ہجرانے قرآن کہتے ہیں. اللہ تعالیٰ ہمیں اس کتاب کے ذریعے اپنی ذمہ داریوں کو ادا کرنے کی توفیق عطا فرمائے. آگے کافروں کا ایک اور اعتراض ہے، اور اللہ تعالیٰ بتاتے ہیں آیت 31 سے 34 میں کہ جس کا ہادی اللہ ہو اسے دشمن کوئی نقصان نہیں پہنچا سکتا. وَكَذَلِكَ جَعَلْنَا لِكُلِّ نَبِيٍّ عَدُوًّا مِّنَ الْمُجْرِمِينَ، اور اسی طرح ہم نے ہر نبی کے دشمن باز گناہگاروں کو بنا دیا، اور تیرا رب ہی ہدایت کرنے والا اور مدد کرنے والا کافی ہے. اور کافروں نے کہا اس پر قرآن سارے کا سارا ایک ہی ساتھ کیوں نہ اتارا گیا، اور اسی طرح ہم نے تھوڑا تھوڑا کر کے نازل کیا تاکہ اسے ہم آپ کا دل قوی رکھیں، ہم نے اسے ٹھہر ٹھہر کر پڑھ کر سنا دیا. دیکھیے گا یہاں ایک تو ہدایت کی آیت اور دوسری دل کی بھی بات اسی آیت میں. وکفا بربی کا ہادی یم و نصیرہ آیت 31. تو انسانوں کو اللہ کی طرف سے ہدایت اور مدد ملتی ہے کیونکہ اللہ ہادی بھی ہے اور مددگار بھی ہے. پھر اس میں آپ دیکھیے کہ اللہ کے نبی کے دل کو باندھنے کی بات ہوئی، القلب الثابت، تو قلب رسول صلی اللہ علیہ وسلم پر نزول قرآن کے تدریجی نزول کی حکمت. کچھ لوگ کہتے ہیں کیوں 23.5 سال یا 22.5 سال یا 23 سال 23 ایئرز میں کیوں ہوا؟ تو اس کی وجہ کیا تھی؟ ایک تو وجہ تھی امت مسلمہ کی تربیت، और दूसरा ये था कि इस्लामी मुआशरे की बुनियादें बन रही थी तो घर एकदम तो नहीं बनता। आज इसको अपने ऊपर लीजिए, फिर शायद नए लोगों को समझ आए। हम रोज एक पारा कर रहे हैं ना अल्लाह की तौफीक से, और अल्लाह करे एंड तक हम इस तरह चलते जाए तो आप देखते हैं कि आपको कुरान समझ आ रहा है, रोज एक नई चीज समझ आ रही है। अभी चूंकि आपका इनिशियल लेवल है तो आपके लिए इतना भी बहुत है। हर दिन का कुरान क्या वाकई आपको इस पूरे महीने में सीधा नहीं रख रहा? डे टू डे मसाइल, घर में कोई बात हुई फौरन आपको उस दिन के बारे में सुनी हुई बात याद आती है। बिल्कुल इसी तरह जब आप इसको आगे ले जाएंगे, अल्हम्दुलिल्लाह हमारा सबीरुल जन्ना कोर्स जो है वो हर साल के लिए तरह इस साल ऑनलाइन भी रेडी है और ऑन साइट्स भी डिफरेंट प्लेटफॉर्म्स पे होगा। तब उसके हमारे तकरीबन 280 के करीब लेसन है ना, 280 डेज हैं टोटल। रोज कर लेंगे तो एक मिसाल से भी कम लग जाएगा। सहूलतों के साथ आपको हफ्ते में 4-5-6 दिन में करें तो उस हिसाब से, लेकिन टोटल लेसन आपके एक साल के दिनों से भी कम है। अब उस एक साल में जब थोड़ा थोड़ा रोज आप पढ़ते हैं, सूरह बकरा आपकी तकरीबन 40 क्लासों में पूरी होती है, पहला पारा तकरीबन 17 क्लासों में पूरा होता है, तो रोज की चीजें आपको आपकी लाइफ के डे टू डे दिनों में तरबियत करती हैं। और तरबियत सबसे अच्छी वही होती है जो सहूलत के साथ आहिस्ता आहिस्ता होती रहे। इसीलिए इस कुरान को ठहर ठहर कर भी समझना चाहिए। फिर आगे फरमाया, ये आपके पास जो कोई मिसाल लाएंगे हम इसका सच्चा जवाब और उम्दा दलील आपको बता देंगे। ये जो लोग अपने मुंह के बल जहन्नुम की तरफ जमा किए जाएंगे वही बदतर मकान वाले और गुमराह तर रास्ते वाले हैं, अल्लाह हमें उनमें ना करे। तो क्या पता चला कि एतराजों में एक एतराज ये था कि अगर ये नबी वाकई अल्लाह का रसूल है तो सारा कुरान एक ही दफा ले आए, क्या जरूरत थी ऐसे? तो खाना तो सारा एक दिन नहीं खाते आप कि सारा खा ले एकदम? तो जैसे जिस्म का खाना होता है ना, कुरान रूह का खाना है। आप रोज रोज थोड़ा थोड़ा पढ़ते रहे। मैं तो कहती हूँ जिसको ये तकरीबन 2.5 से 3 घंटे भी अगर लगते हैं ना दौरे कुरान मुश्किल लगे, तो दिन में 3 दफा घंटा घंटा करके सुन ले, आधा आधा घंटा करके 6 दफा सुन ले, क्या हर्ज है? और बल्कि अच्छा एब्जॉर्ब भी करेंगे, जज्ब भी होगा। तो अगर आपका लाइव नहीं हो पा रहा, आप बाद में सुनते हैं, तो 1-24 घंटे के अंदर आप थोड़ा थोड़ा करके सुनेंगे तो आप फील करेंगे कि आपके लिए ये सहूलत बढ़ती जा रही है। और आप जो लाइव सुनते हैं अगर किसी जगह से आपका छुटता है, आप उस टाइम को नोट कर लें और अगले दिन के पारे से पहले जरूर सुने। अगर पिछला पारा पूरा ना हो तो अगला पारा समझ नहीं आता, दिल नहीं लगता और फिर छुटता छुटता ही चला जाता है। आगे आए 35 से 42 अंबिया कराम के किस्से भी हैं और माजी की इबरतनाक दास्तानें भी हैं। वलकद आतैना मूसा किताबा, और बिलाशुबा हमने मूसा अलैहि सलाम को किताब दी और इनके साथ इनके भाई हारून को इनका वजीर बना दिया और कह दिया कि तुम दोनों इन लोगों की तरफ जाओ जो हमारी आयतों को झुटला रहे हैं। फिर हमने इन्हें बिल्कुल ही पामाल कर दिया। और कौम नूह ने भी जब रसूलों को झूठा कहा तो हमने इनको गर्क कर दिया और लोगों के लिए इनको निशाने इबरत बना दिया। और हमने जालिमों के लिए दर्दनाक अजाब मुहैया कर रखा है, और आदियों और समूदियों और कुएं वालों को और इनके दरमियान की बहुत सी उम्मतों को हलाक कर दिया। हमने इनके सामने मिसालें बयान कर दी, फिर हमने हर एक को बिल्कुल ही तबाह बर्बाद कर दिया। ये लोग इस बस्ती के पास से भी आते जाते हैं जिन पर बुरी तरह बारिश बरसाई गई, क्या ये फिर भी इसे नहीं देखते? कौम लूत की तरफ इशारा। हकीकत यह कि इन्हें मर कर जी उठने की उम्मीद ही नहीं है। और तुम्हें जब भी कभी ये देखते हैं तो तुमसे मस्खरापन करने लगते हैं कि क्या यही है वो शख्स जिन्हें अल्लाह ताला ने रसूल बनाकर भेजा? जरा महसूस कीजिए अंदाज को, अल्लाह के नबी का फन बनाते थे, मजाक करते थे, नऊज़ु बिल्लाह। आगे 43 से 44 में खश नफ्स का माबूद आपको दिखेगा कि कैसे ये लोग ऐसे बातें करते हैं। क्या पता चला कि जब रसूलों के जरिए अल्लाह पिछली कौमों की बातें पेश करते हैं तो कुछ लोग गुस्ताख होते हैं, तो आप कह सकते हैं कि गुस्ताख खाने रसूल की बातें हमने पढ़ी हैं। अल्लाह कहते हैं लग जाएगा इनको पता कि ये नबी ऐसा है, नबी की बात करना कोई खेल थोड़ी है। और असल में ये लोग नफ्स की पैरवी करते हैं, तो देखिएगा कैसे ख्वाहिश नफ्स का माबूद है, यानी नफ्स की पैरवी शिर्क है। अरअयत मन इत्तखज़ इलाहहु हवा, और क्या आपने इसे भी देखा जो अपनी ख्वाहिश नफ्स को अपना माबूद बनाए हुए है? क्या आप इसके जिम्मेदार हो सकते हैं? क्या आप इसी ख्याल में हैं कि इनमें से अक्सर सुनते या समझते हैं वो तो निरे चौपाइयों जैसे हैं, बल्कि इनसे भी ज्यादा भटके हुए? इस नफ्स की पैरवी क्या है? इस आयत से पता चलता है कि कुछ लोगों को किसी से कुछ नहीं होता, उनको बस अपनी फिक्र होती है। वो किसी के भी साथ नहीं होते। और याद रखिए, जो अल्लाह के साथ नहीं वो किसी के साथ नहीं, और जब अपने मकसदों के साथ नहीं होता ना वो किसी के साथ नहीं होता, क्योंकि हर वो चीज जो उसको अपने लिए अच्छी लगती है ना वो उसको लगती है। इवन बाज़ दफा दीन के काम, दीन के नाम पे भी हमें वही अच्छा लग रहा होता है जो हम चाहते हैं। मक्का में कोई शख्स थे तो वो जिस बुत को चाहता वो उसी को पूछता, फिर दूसरे को पकड़ लेता, फिर तीसरे को पकड़ लेता, और नतीजा क्या होता कि वो अपने आप को बिल्कुल ही किसी दर का ना रखता। हमारे यहाँ एक बड़ी मिसल मारूफ है, धोबी का कुत्ता घर का ना घाट का। तो लिखिए, शिर्क करने वाला किसी का नहीं होता। उसको ठट्ठा से कोई काम नहीं बनेगा ना उसका, तो वो सिंध में से दूसरे शहर में चला जाएगा, वो अब्दुल्ला शाह गाजी के पास आ जाएगा, कभी जाएगा तो वो पंजाब के किसी बुजुर्ग के पास जाएगा। तो नफ्स की पैरवी शिर्क है। अल्लाह के अहकामात को बजाय लाने की बजाय नफसानी ख्वाहिशात की पैरवी करने वाले लोग, मौलाना रूम ने फारसी में बड़े ही खूबसूरत शेर किए हैं, कहते हैं कि नफसे माहम कमतरस फिरौन नीस्त लीक उराउन ई राउन नीस्त। कहते हैं कि हमारा नफ्स किसी भी तरह फिरौन से कम नहीं है। उसके पास तो लश्कर था, लिहाजा उसने खुदाई का दावा किया, हमारे नफ्स के पास तो लश्कर भी नहीं, इसलिए ये खुदाई का दावा नहीं करता। पता क्या चला कि नफसानी ख्वाहिशात की पैरवी करने वाले इंसान नहीं, हैवान है। एनिमल इंस्टिंक्ट्स पे जिंदगियां गुजारना ये जिंदगी है। ईट ड्रिंक बी मैरी, ये कोई इंसान की इज्जत है? अल्लाह ने आपको मुझे हैवानी तकाजों से बुलंदतर पाकीज़ा मकसद जिंदगी इख्तियार करने की तौफीक दी है, इसको इख्तियार कीजिए, और ऐसे शख्स को ही फिर कल्बे सलीम बनना नसीब होता है। दुआ कीजिए कि अल्लाह ऐसा मकसद जिंदगी मुझको दे दे कि जिसकी वजह से तू मुझसे राजी हो जा और मैं तेरी बंदी बन के दूसरों को तेरा बंदी बनाने के लिए चल पड़ूं। आयत 42 जो है इसका तर्जमा शायद रह गया, मैं दोबारा पढ़ूंगी पीछे से एकदम तरीके। वो तो कहिए कि हम इस पर जमे रहे, वरना उन्होंने तो हमें हमारे माबूदों से बेखा देने में कोई कसर न छोड़ी थी। और जब ये अजाबों को देखेंगे तो इन्हें साफ मालूम हो जाएगा कि किस तरह राह से भटका हुआ कौन था। तो क्या पता चला कि ख्वाहिश नफ्स का माबूद नहीं बनाना। आप अपने ऊपर लेकर पूछिए, जो चाहा खा लूं, जो चाहा पहन लूं, जिधर चाहूं चली जाऊं। बस तो दीन पे भी कहते हैं मजा नहीं आया, अच्छा नहीं लगता, बोर हो गए। तो याद रखिए, हिदायत जहां से मिलती है ले लीजिए, लुकनत परी जुबान से भी अगर कोई हक दे रहा है तो ले लीजिए। ज्यादा वक्त लगे, कम लगे, थोड़ी बात कड़वी सख्त, ख्वाहिश को ना पूजिए, दीन को लीजिए। और अल्लाह करे कि हम एनिमल इंस्टिंक्ट पे जीने की बजाय इस आयत में जो बात है देख लीजिए, आयत 43-44 में, इस पे रहते हुए अपने आप को रखिए कंट्रोल में। आज के कल्चर में बच्चों को भी जो तरबियत मिल रही है ना, वो ख्वाहिश नफ्स की पूजा है। छोटे से बच्चे से माँ पूछती है, बेटा क्या पहनोगे, क्या खाओगे? तो लिहाजा छुपायों के दर्जे पे नहीं, अपने बच्चों की ये दर चीजें कम कीजिए, खाना पीना लिमिटेड, और उनको कल्बे सलीम बनाने के लिए अल्लाह से जोड़िए। आगे आयत 45 से 50 तक कायनात पे गौर व फिक्र की दावतें भी हैं, और अल्लाह की नेमतें ही नेमतें आपको दिखेंगी। अलम तरा इला रब्बी का कई फमदजिल, क्या आपने नहीं देखा कि आपके रब ने साय को किस तरह फैला दिया? अगर चाहता तो इसे ठहरा हुआ ही कर देता, फिर हमने आफ्ताब को इस पर दलील बनाया, फिर हमने इसे आहिस्ता आहिस्ता अपनी तरफ खींच लिया। कैसे शाम होती है आजकल यहाँ नॉर्वे में, खूबसूरत तरीन वक्त होता है सनसेट का। रात भी पूरी नहीं बनती और दिन भी पूरा नहीं जाता, और एक अजीब मलगजा है। आप कभी रोजा खोल ले, पकौड़े समोसे खा पी के जरा बाहर भी देख लिया करे, क्या हसीन लगता है। और हमारा स्कूल इस लिहाज से बहुत खूबसूरत है कि इसके दोनों तरफ 11-11 यानी 11-11 खिड़कियां हैं, तो हम सारा दिन कभी एक खिड़कियों से देखते हैं और कभी दूसरी से। कल रात को भी देखा तो इधर चांद दिख रहा है और दूसरी तरफ सनसेट दिख रहा है। बिलीव मी, अनबिलीवेबल। और ये मनाजिर आपको इधर से हटने ही नहीं देते। अल्लाह हमें फितरत शनास बना दे। फरमाया, और वही है जिसने रात को तुम्हारे लिए पर्दा बनाया और नींद को राहत बनाई और दिन को खड़े होने का वक्त, और वही है जो बराने रहमत से पहले खुशखबरी देने वाली हवाओं को भेजता है, और हम आसमान से पाक पानी बरसाते हैं। जैसे बारिश से पहले हवा चलती है ना, इसी तरह जिस दिल पे वही की बारिश होने लगती है ना, वहां भी कुछ हवाएं चलती हैं। आप में जो नए नए लोग आए हैं ना, वो इस बात की तस्दीक करेंगे, किसी को सच्चे ख्वाब आने लगते हैं, हाँ ये हो रहा है, वो हो रहा है, मैं भाग रही हूँ, कुछ लॉस्ट होता है। तो जिंदगी में कोई ना कोई हवा चलती है, अल्लाह करे कि आपकी भी मेरी भी चल चुकी हो। ऐसा अल्लाह क्यों करते हैं, بارش کیوں ہوتی ہے؟ تاکہ اس کے ذریعے سے مردہ شہر کو زندہ کر دیں اور اسے ہم اپنی مخلوقات میں سے بہت سے چپائوں اور انسانوں کو پلاتے ہیں، اور بے شک ہم نے اسے ان کے درمیان طرح طرح سے بیان کیا تاکہ وہ نصیحت حاصل کریں، مگر پھر بھی اکثر لوگ سوائے نشکری کے نہیں کچھ اور کرتے، یعنی اکثر لوگوں نے سوائے نشکری کے نہیں مانا۔ کیا پتہ چلا اس میں کہ اللہ کی نعمتیں تو چہار سو ہیں، کہیں سورج کہیں دھوپ کہیں سورج رات دن سب کچھ، لیکن لوگوں کے پاس وقت ہی نہیں ہے، مصروف ہی بہت ہیں، کچن سے ہی نہیں نکلتے، بستروں سے ہی نہیں نکلتے، بڑی بڑی سکرینوں سے نہیں نکلتے، تو لہذا ضرورت ہے ان کی کہ ان کو ذرا سا ایکٹیو کیا جائے۔ آگے بہت ہی خوبصورت آیت آ رہی ہے قلب سلیم کے ناطے سے، ذرا سا ایکٹیو ہو کے بیٹھیے۔ آیت 51-52 جہاد بالقرآن، قرآن کے ذریعے سے جہاد کرنے کی دعوت دی جا رہی ہے اس میں۔ وَلَوْ شِئْنَا لَبَعَثْنَا فِي كُلِّ قَرْيَةٍ نَذِيرًا، اگر ہم چاہتے تو ہر ہر بستی میں ایک ڈرانے والا بھیج دیتے، پس آپ کافروں کا کہنا نہ مانے اور قرآن کے ذریعے سے ان سے پوری طاقت سے بڑا جہاد کریں۔ یہ ہے جی خوبصورت آیت، تھیم کی آیت میں اگر ڈال دیا تھا آپ کے لیے تو یہاں بھی سمجھ لیجئے، جب دل قلب سلیم بنتا، تڑپنے والے دل کے ناطے سے ذہن پہ لیجئے گا ان ساری باتوں کو، تو غم لگ جاتا ہے کہ لوگ قرآن کی دولت سے کیوں محروم ہے۔ مکی صورت ہے اور اس میں جہاد بالقرآن کی بات ہے، کیا پتہ چلا کہ تلواریں اور تیر تو مدینہ میں جا کر اٹھوائے گئے تھے، مکہ میں تو کفو ایدیاکم تھا، یہاں 13 سال جو جہاد ہوا وہ قرآن کے ذریعے سے تھا۔ اور یہ کیا ہے، یعنی آپ سمجھیے گا اس کو، اس پہ ایک تو لیکچر ہے، میرا فیورٹ لیکچر ہے جہاد بالقرآن کے، 5 مختلف ڈائمینشنز ہم نے لیے تھے اس میں، اور اس میں بھی میں نے ایک کتاب ڈاکٹر اسرار صاحب ہی سے فائدہ اٹھایا تھا کہ جس میں انہوں نے بڑے خوبصورت طریقے سے اس بات کو پیش کیا تھا۔ خلاصہ دے دیتی ہوں کہ جہاد بالقرآن کیا ہے، کہ قرآن کے ذریعے لوگوں پر حق کو واضح کیجئے، ان کے باطل عقائد کی نفی کیجئے، ان کے اعتراضات اور سوالات کے جواب دے کر ان پر اتمام حجت کیجئے، اللہ کے نبی کے 23 سال نبوی زندگی کے جہاد میں گزرے، 15 سال تک تقریباً جہاد بالقرآن تھا، کیسے کیا، دعوت دی، منظم کیا، ڈسپلن کیا، ایک گروہ تیار کیا، تربیت کی اپنے ساتھیوں کی، یہ جو ساتھیوں کی تربیت ہے نا یہ ہے اصل میں راز، ٹریننگ کے بغیر ٹیم نہیں بنتی، خودرو پودے کیسے ہوتے ہیں، اللہ تعالیٰ ہدایت دے۔ لوگوں کے سوالوں سے پتہ چلتا ہے، ایک ماں کا دکھی بھرا سوال تھا کہ بچہ ادھر ادھر سے سن کے کیا کچھ کر رہا ہے، تو اب نہ تو وہ ڈرائیونگ سیکھ رہا ہے کہ میں نے سود کی گاڑی نہیں لینی، اور یہ اور وہ، اس طرح کا سوال تھا کسی کا۔ مجھے بہت دعا بھی نکلی دل سے ان کے لیے، اور ابھی بھی دعا کرتی ہوں کہ اللہ تعالیٰ ہماری ایسی امت کو اور ہمارے ینگ بچوں کو بھٹکنے سے بچا دے۔ کہنے لگی ادھر ادھر سے پڑھتا سنتا رہتا ہے اور اب اتنا عجیب ہو گیا کہ وہ نہ آگے دنیا کا پڑھ رہا ہے نہ کچھ، کہتا کہ میں نے تو اس دنیا میں ایسے ہونا ہی نہیں، اور یہ بھی گناہ یہ بھی گناہ۔ تو میں نے ایک ہی کمنٹ دیا تھا کہ خودرو پودے ایسے ہی ہوتے ہیں، واللہ ہی خودرو پودوں نے آج دین کو زیادہ نقصان دیا ہے، خود کتابیں پڑھ پڑھ کے پڑھے ہوئے لوگوں نے آج امت کی مت مار دی ہے۔ استاد کے ساتھ قرآن پڑھیں تو قلب سلیم بنتا ہے، اتنا وہ آپ کو مانجے گا، اتنا رگڑے گا، اتنی دیر آپ کو بٹھائے گا، آپ کو واش روم میں جانے آپ نہیں اٹھ رہے، آپ کو چلنے پہ بات، بیٹھنے پہ بات، آپ کی تربیت ہو جائے گی۔ اور یہ کام اللہ کے نبی نے مکہ میں کیا، تربیت جو ہے نا صحابہ کی، یہ بھی ایک جہاد ہے، ٹیمیں بنانی، زندگی کھپ جاتی ہے، بال سفید ہو جاتے ہیں، اس میں من مارنا پڑتا ہے، اور پھر جب ایک ٹیم تیار ہو گئی اور پھر باقی 8 سال آپ نے جہاد بالقرآن کے ساتھ ساتھ عسکری جہاد بھی کیا، تو آپ کہہ لیجئے کہ نبی صلی اللہ علیہ وسلم نے 23 سال تک جو جہاد نہیں چھوڑا وہ جہاد بالقرآن تھا، جس کا آیت 52 میں آپ کے سامنے ذکر ہے۔ اور اسی میں پھر وہی ٹیم جو قرآن پڑھتی ہے نا، وہی کل فوج بنتی ہے، پھر انہی کے اندر تو جذبے پڑتے ہیں کچھ کرنے کے۔ یہ جو اصحاب صفہ تھے، اس میں نے لیکچر میں بھی بتائی ہیں یہ باتیں، کہ اصحاب صفہ سٹینڈنگ آرمی تھی۔ آج اگر اسلام پوری طرح کسی ملک میں نافذ ہو جائے نا، تو وہاں فوج کا شعبہ ختم ہو جائے گا، کیونکہ ہر فرد ہے ملت کے مقدر کا ستارہ، قرآن پڑھے ہوئے ہی بہترین فوجی ہیں۔ یہی تو قرآن آپ کو نہیں ادھر بے چین کرتا، ہر وقت تو آپ پریشان ہو جاتے ہیں کہ میں کچھ کروں میں کچھ کروں۔ کسی نے مجھے کہا کہ آپ جن کو پڑھاتی ہیں نا، وہ آرام سے نہیں بیٹھ سکتے، ان کو تو کچھ کرنا ہی ہوتا ہے، کیونکہ آپ اتنا ان کو موٹیویٹ کر دیتی ہیں۔ الحمدللہ یہ حجت، یہ بات قیامت کے دن گواہی بن جائے تو میں بھی بچ جاؤں گی شاید، کہ آج اس کی ضرورت ہے۔ तड़पने और तड़पाने की। तो अल्लाह के नबी की पूरी जिंदगी में जिहाद बिल कुरान की अहमियत थी, और इसको आप आज के दौर में कहिए अल्लाह के काम, अल्लाह के काम, अल्लाह के काम। और वो किसी ने कहा कि खुदा के काम देखो, बाद क्या है और क्या पहले, नजर आता है मुझको बदर से गारे हिरा पहले। यानी पहले बदर नहीं थी। आप देखिए कि गारे हिरा से जिहाद बिल कुरान शुरू हुआ, और इकरा बिस्मी रब्बी क्या से आयतें शुरू हुई, और बदर से अस्करी जिहाद शुरू हुआ। तो अल्लाह हमें भी इब्तदाई तौर पर पहले कुरान सीखने और दूसरों तक पहुंचाने की तौफीक दे, ताकि हम भी एक मुनज्जम जमात बने, एक गलबा इस्लाम के लिए एक मुनज्जम डिसिप्लिन, एक लीडरशिप के अंदर सब काम करने वाले मिलकर सारे जिद्दोजहद के मराहिल तय करें, फिर देखिए इस्लाम के पौधे पे बहार आती है। और बाकी उस लेक्चर में कहा था कि एक तो शिर्क खत्म करने का जिहाद है अनपढ़ कम पढ़े लिखे लोगों के लिए, उसके लिए तो कुरान का तर्जुमा हम करते, और फिर इंटेलेक्चुअल्स के साथ एक जिहाद है। एक साथी ने कल बहुत अच्छी हमें मशवरे दिए कि कुछ आयतें कुरान की जो मेडिसिन से मुतालिक है उसको लेकर एक प्रोजेक्ट बनाकर डॉक्टर्स के पास जाते हैं, और इसी तरह सो ऑन। तो बहुत मुझे अच्छा लगा। तो बिस्मिल्लाह कीजिए, ये है जाहिद हम भी ही जिहादन कबीरा। हर बंदा अपनी फील्ड की चीज को पढ़कर समझता है, तो ये करिए ग्रास रूट तक कुरान को फैला दें। दरख्त को पानी देना हो तो पत्तों पर पानी नहीं डालते, टहनियों पे नहीं डालते, जड़ों में डालते हैं। आज हमारी उम्मत की जड़ें खोखली हैं, इधर कुरान नहीं है। चंद उलमा के नाम पे, चंद फुजला के नाम पे, चंद कह लीजिए के आलिम के नाम पे हमने कोर्सेज ऑफर करके माशरे में कुछ लोगों को दीन के नाम पे मारूफ कर दिया, और बाकी बेचारों को गिल्ट में डाल दिया। हर बंदे को कुरान सीखना, और अल्लाह आपको मुझे इसमें खपा दे, हमारी जिंदगियां चली जाए। और मुझे अपने लिए अगर कोई टाइटल पसंद हो तो मैं यही कहूंगी कि अल्लाह हमें कुरान के खादिम बना दे, हम खादिमाते कुरान बन जाए। इससे बड़ा हमारा कोई टाइटल नहीं है। कल क़यामत के दिन अल्लाह बता दे कि 2020 की सेंचुरी और उससे आगे पीछे के दौर में इन्होंने लोगों ने, इन लोगों ने कुछ काम किया था तो इस्लाम की और कुरान की दावत आम हुई थी। अल्लाह हमारे जरिए लोगों के दिलों में कुरान की मोहब्बत डाल दे। आगे देखिए आयत नंबर 53 से 55, अल्लाह ताला की कुछ और नेमतें हैं, खास तौर पे जिसका तस्करा, जिसका ताल्लुक पानी से है। वहुवल्लज़ी मरजल बहरैन हाज़ा अज़बुन फुरात वहाज़ा मिल्हुन उजाज, और वही है जिसने दो समंदर आपस में मिला रखे हैं, ये है मीठा और मजेदार और ये है खारी कड़वा, और इन दोनों के दरमियान एक हिजाब और मजबूत ओट कर दी। आगे आ रही थी आपके ससुराल का जिक्र, यानी पानी के दो तरह के जायके अल्लाह ने बता दिए, कड़वा और मीठा, खट्टा और प्यास बुझाने वाला, और बीच में एक ऐसा पर्दा है। इसी तरह दो तरह के रिश्तों की बात है। आप परेशान ना होइए कि ससुराल का नाम जो है ये कुरान में भी आ गया। अल्लाह ताला आपके ससुराल के लिए आपको और आपके ससुराल आपको उनके लिए बेहतरीन मोहब्बत वाला बना दे। वहुवल्लज़ी खलक मिनल माई बशरन फजअलहु नसबं वसहरा, सहर कहते हैं ससुराल को, आयत 54 में ढूंढ लीजिएगा। वो है जिसने पानी से इंसान को पैदा किया, फिर इसे नसब वाला और ससुराली रिश्तों वाला बना दिया। बिलाशुबा आपका परवरदिगार हर चीज पर कादिर है। यहाँ बात करूंगी कुरान के जिहाद की बात थी, तो सबसे मुश्किल लगते हैं ससुराली रिश्ते, पहले अपने ससुराली, बल्कि अपने दिदियाली जो आपकी माँ के ससुराली थे, फिर आपके ससुराली, फिर आपके बच्चों के ससुराली। तो लिखिए, अगर आप कल्बे सलीम से की मालिका हैं, आपका दिल खालिस हो रहा है, तो आप कभी अपने ससुराल को इस कुरान से महरूम नहीं रखेंगी कि छोड़ो इन्होंने कौन सा सुनना है। बहनों को तो आप लिंक शौक से दे दे, और अपनी देवरानियों जेठानियों और नंदों को ना दे तो ये दुरुस्त बात नहीं। बाकी खट्टा मीठा चलता रहता है, इसी पे खुश रहिए। ये रिश्ते आपको जिंदगी की खूबसूरती देते हैं। अल्लाह ताला से दुआ है कि हमारे सब ससुराल वालों को आफियत में रखे, और अल्लाह ताला मेरी मदर इन लॉ को अल्लाह आफियत में रखे। थोड़ी सी उनकी तबीयत नासाज है, दो तीन दिन से सुना हुआ है, कल उनसे इतनी ठंडी बात हुई कि दिल ठंडा हो गया। अल्लाह ताला उनको आफियत में रखे। आप सब भी दुआ कर सके तो उनके लिए दुआ कीजिए कि अल्लाह उनका साया, उनकी दुआएं हमारे साथ सलामत रखे और हमें मोहब्बतों को आम करने वाला बना दे। ससुराल लफ्ज बहुत प्यारा होता है, सिर्फ दिल को खालिस कर लीजिए गंदी चीजों से। कल्बे सलीम है अगर आपका, तो आपका अपने ससुराल से बहुत प्यारा ताल्लुक होगा, आपको हर रिश्ते में अपने महके वाली खुशबू आएगी। और अल्लाह हमारे दिल इतने धो दे, इतने साफ। यहाँ बैठकर अपने ससुरालों से दिल साफ कीजिए, प्यार दीजिए, मोहब्बत दीजिए, प्यार करें, प्यार मिलेगा, मोहब्बत दें, मोहब्बत मिलेगी, इज्जत देंगे, इज्जत मिलेगी। ये मैं आपको अपने तजुर्बे से आप बता रही हूँ। अल्लाह ताला आपके लिए भी इस सारे मामले को आसान कर दे। आयत 55 से 58 है, अंबिया कराम का बेनियाज होना। वयाबुदून मिन दूनिल्लाहि मा ला यनफउहुम वला यदुरुहुम, ये अल्लाह को छोड़कर इनकी इबादत करते हैं जो ना तो इन्हें कोई नफा दे सके ना कोई नुकसान पहुंचा सके, और काफिर तो है ही अपने रब के खिलाफ शैतान की मदद करने वाला। हमने तो आपको खुशखबरी और डर सुनाने वाला नबी बनाकर भेजा है। कह दीजिए कि मैं कुरान के पहुंचाने पर तुमसे कोई बदला नहीं चाहता मगर जो शख्स अपने रब की तरफ राह पकड़ना चाहे। पकड़ना चाहते हैं आप तो फिर अल्लाह ताला आपको जरूर देगा। देखिए आप इन आयतों में अल्लाह और उसके रसूल की अजमत की बातें पढ़ रहे हैं, और तबलीग बेलौस होकर कीजिए। लिखिए कल्बे सलीम बनने के लिए अल्लाह के कामों पर कभी किसी उजरत किसी भावताव की बात ना कीजिए। बेगरज बेलौस तबलीग में असर होता है जब मकसद इंसानियत की हिदायत हो। तब सवाल है कि क्या फिर प्रोफेसर बनकर लेक्चरर बनकर यूनिवर्सिटी में पढ़ाकर या मदरसों में पढ़ाकर पैसे नहीं ले सकते और इमाम मस्जिद को पैसे नहीं दे सकते? तो ये सब बातें आपकी इल्म की कमी की बात है। याद रखिए जब आप अल्लाह के बन जाते हैं अल्लाह को आपकी सारी फिक्रें, आप मांगेंगे नहीं वो देगा, वो देगा, आप फेंकेंगे आपको इधर से उधर फेंकेगा, लेकिन इसमें वो भावताओं के घंटे और वक्त और देख और जी जो गवर्नमेंट देती है वो दें। बस अगर आप में से कोई इधर काम करे तो आपको अगर जरूरत के तहत थोड़ा बहुत दे दिया जाए तो वो तो नहीं दिया जा सकता ना जो आपको परावर पे मिलती है। परावर पे करने वाले देखिए घरों में बैठे रहते हैं, वो तो छुट्टियों के शौकीन होते हैं, वो तो कहेंगे गवर्नमेंट से पैसा मिलना घर बैठ के खाते हैं। ये काम वो करते हैं जिनके दिल कल्बे सलीम बन चुके होते हैं, तड़पने वाले। क्या मिलेगा आपको 10-12-15-20 हजार से जो आपको ठंडक पड़ती है इस बात से कि अल्लाह मुझसे कोई काम ले ले? तो पैसा लेना ना लेना ये इशू ही नहीं है, ये नॉन इशू है, मिल जाता है। लेने वाले बुरा नहीं कर रहे अगर जरूरतें उनकी, लेकिन ये वो चीज नहीं है जो पैसों से खरीदी जाए। ये तड़प वाले करते हैं, ये दिल के अंदर दर्द रखने वाले करते हैं, और जिनको बुराइयां चुभती हैं, जैसे आप कहीं जाए और गंदगी हो तो खुद ही अपनी आदत के मुताबिक सफाई शुरू कर देते हैं क्योंकि आपको घिन आती है। तो जिनको माशरे की गंदगियां दिखती हैं वो तो कहते हैं शुक्र है हमारा नाम ना काटना, इधर रख लो हमारा नाम आपके साथ रहे क्योंकि हम भी सफाई की टीम में शामिल रहे, क्योंकि हमने अपने आप को भी बचाना है, अपनी नस्लों को बचाना है। और रह गया माल पैसा रुपया धेला, तो इस हमेशा जिंदा रहने वाले अल्लाह पर तवक्कुल करें जिसे कभी मौत नहीं, और इसकी तारीफ के साथ पाकीजगी बयान करते रहें। वह अपने बंदों के गुनाहों से काफी खबरदार है। तो क्या पता चला कि कुरान पढ़ाने पर कोई बदला नहीं? हाँ मगर ये पिछली आयत दोबारा पढ़ दूं, शायद मैंने कुछ हिस्सा मिस कर दिया और मुझे डाउट है, तो जरा सा पीछे चल जाते हैं, कोई बात नहीं है, सुन लीजिए। आयत 56, हमने तो आपको खुशखबरी और डराने वाला डर सुनाने वाला बनाकर भेजा, यानी नबी भेजा। कह दीजिए कि मैं कुरान के पहुंचाने पर तुमसे कोई बदला नहीं चाहता मगर जो शख्स अपने रब की तरफ राह पकड़ना चाहे, यानी मेरा बदला तुम हो कि तुम रब से जुड़ जाओ, बस मुझे ठंडक पड़ जाएगी। लोग पैसे से जो चीजें खरीदते हैं वो मुझे इस ठंडक से खुद ब खुद मिल जाएंगी। तबलीग बेलौस करिए, आप देखिए उम्मत के इस पौधे पे बहार आने लगेगी। और आज भी अल्हम्दुलिल्लाह ऐसे हजारों लाखों लोग मौजूद हैं, बल्कि करोड़ों लोग मौजूद होंगे उम्मत मुस्लिमा में वर्ल्ड वाइड के जो इस काम को इसी सोच के साथ करते हैं। और बाकी रह गया अल्लाह पे तवक्कुल, इस हमेशा जिंदा रहने वाले अल्लाह ताला पर तवक्कुल करें जिसे कभी मौत नहीं, और इसकी तारीफ के साथ पाकीजगी बयान करते रहें। वो अपने बंदों के गुनाहों से काफी खबरदार है। इसमें एक लतीफ सा नुक्ता है कि लोगों की बुराइयां मत उछालो, अल्लाह को खूब पता है कि कौन नेक है और कौन बद है और किसके साथ कैसा मामला है। आगे देखिएगा आयत नंबर 59 से 62 में, एक तरफ तो अल्लाह की निशानियों पर गौर व फिक्र है, तज़क्कुर और तशक्कुर का जरिया बनाया जा रहा है अल्लाह की नेमतों को, आप देख ही रहे हैं इस बारे में, आपको इस सूरत में तकाबुल की चीजें दिख रही हैं, डिफरेंट आपस एक दूसरे से ऑपोजिट, और साथ ही साथ यहाँ कुछ तदाबीर इलाही भी हैं। अल्लज़ी खलक़स समावाति वल अर्ध वमा बैनहुमा फी सित्तति अय्याम وہی ہے جس نے آسمانوں اور زمین اور ان کے درمیان کی سب چیزوں کو 6 دن میں پیدا کر دیا ہے، پھر عرش پر مستوی ہوا، وہ رحمان ہے، آپ اس کے بارے میں کسی خبردار سے پوچھ لیں۔ ان سے جب بھی کہا گیا کہ رحمان کو سجدہ کرو تو جواب دیتے ہیں رحمان کیا ہے؟ نعوذ باللہ، رونت والوں کو رحمان نہیں دیکھتا۔ کیا ہم اسے سجدہ کریں جس کا تو ہمیں حکم دے رہے؟ اور اس تبلیغ نے ان کی نفرت میں مزید اضافہ کر دیا۔ بابرکت ہے وہ جس نے آسمان میں برج بنائے اور اس میں آفتاب بنایا اور منور مہتاب بھی، اور اسی نے رات اور دن کو ایک دوسرے کے پیچھے آنے جانے والا بنایا، اور اس شخص کی نصیحت کے لیے جو نصیحت حاصل کرنے یا شکر گزاری کرنے کا ارادہ رکھتا ہو۔ تو یہ ہیں جی عباد الرحمن کی باتیں، نشانیوں پہ غور وہی کرتے ہیں جن کے دل قلب سلیم ہوتے ہیں۔ آپ کو بیچ میں نے بتا بھی دیا تھا نقطہ شروع میں کہ کائنات پہ غور و فکر کرنے سے بھی دل سلامت ہوتا ہے، دل سے سب کھوٹ کھپٹ دور ہوتا ہے۔ کبھی دکھی ہونا تو کھلی جگہ میں جا کر بیٹھ جائیں، چھوتی بھی ہوا آپ کو اللہ کا قرب دے گی اور شکر کے جذبات بھی پیدا ہوں گے۔ تو اللہ کی آیت پہ غور و فکر، یہ آپ کے اندر تذکر اور تشکر لاتا ہے۔ تو دعا کیا کریں کہ اللہم اعنا علی ذکرک و شکرک و حسن عبادتک۔ اب یہاں سے آگے آپ کو آیت 63 سے آن ورڈ سورت کے اینڈ تک اللہ کے محبوب بندوں کے 5 اوصاف دکھیں گے، اور جن کو اللہ عباد الرحمن کہتا ہے، آئیے ان صفات کو دیکھتے ہیں۔ وعباد الرحمن الذین یمشون علی الارض ہونا، وعباد الرحمن الذین یمشون علی الارض ہونا، رحمان کے سچے بندے وہ ہیں جو زمین پر مصلحت کے ساتھ چلتے ہیں، عاجزی کے ساتھ چلتے ہیں۔ اور جب بے علم لوگ ان سے باتیں کرنے لگتے ہیں تو وہ کہہ دیتے ہیں کہ سلام ہے، یعنی الجھتے نہیں، بحثیں نہیں کرتے، اور جو اپنے رب کے سامنے سجدے اور قیام کرتے ہوئے راتیں گزار دیتے ہیں، اور جو یہ دعا کرتے ہیں کہ ہمارے پروردگار ہم سے دوزخ کا عذاب پرے ہی رکھنا، یعنی ہم سے دوزخ کا عذاب پرے ہی پرے رکھ، کیونکہ اس کا عذاب چمٹ جانے والا ہے، بے شک وہ ٹھہرنے اور رہنے کے لحاظ سے بدترین جگہ ہے۔ اور جو خرچ کرتے ہوئے بھی اسراف نہیں کرتے نہ بخیلی، سوچئے ذرا اس کو، جو پیسے کو پانی کی طرح بہاتے ہیں ان کے لیے لمحہ فکریہ ہے، بلکہ ان دونوں کے درمیان معتدل طریقے پر خرچ کرتے ہیں، ماڈریٹ ہیں، اور اللہ کے ساتھ کسی دوسرے معبود کو نہیں پکارتے، اور کسی ایسے شخص کو جسے قتل کرنا اللہ نے منع کر دیا ہو وہ بجز، یعنی سوائے اس کے، وہ بجز حق کے قتل نہیں کرتے، نہ وہ زنا کے مرتکب ہوتے ہیں، اور جو کوئی یہ کام کرے تو وہ اپنے اوپر سخت وبال لائے گا، اسے قیامت کے دن دوہرا عذاب دیا جائے گا، اور ذلت اور خواری کے ساتھ وہ ہمیشہ اسی میں پڑا رہے گا۔ کیا پتہ چلا اللہ کے محبوب بندوں کی خوبیاں؟ خود کو آقا نہیں بندہ سمجھتے ہیں، اور بڑی عاجزی اور انکساری سے پیش آتے ہیں۔ دعوت اور تبلیغ کے دوران اگر کوئی جذباتی انسان ان سے الجھنے کی کوشش کرتا ہے تو بڑی خوبصورتی کے ساتھ سلام کہہ کر علیحدہ ہو جاتے ہیں، طویل قیام اور سجود کے ساتھ نماز تہجد کا اہتمام کرتے ہیں، اور ساتھ ہی ساتھ پھر جہنم کی ہولناکیوں سے لرزاں ترساں رہتے ہیں، اور اس سے محفوظ رہنے کے لیے دعائیں کرتے ہیں، جو آگے ہم دیکھیں گے۔ آئے 65 66 میں اس دعا کو دیکھ لیجئے کہ ربنا اصرف عنا عذاب جہنم ان عذابها کان غراما انها ساءت مستقرا ومقاما۔ جب بھی یہ آیت پڑھتی نا، ایک تو چنگم ذہن میں آتی ہے، چپک جائے تو اترتی نہیں، یا بجلی کا تار ذرا سا چھو لائے تو جان نہیں چھٹتی، جہنم کا عذاب اتنا ہی برا ہوگا۔ پھر آپ دیکھیے کہ اگلی خوبی ان کی مال خرچ کرتے ہوئے میں نہ روی تھی، بخل نہیں کرنا، تو قلب سلیم اپنے دل کو بیکاریات کی محبت سے پاک کر لیتا ہے، اور اللہ تعالیٰ اس سے بڑے بڑے کام لیتا ہے۔ پھر آپ دیکھیے کہ بڑے بڑے گناہوں اور ان سے توبہ کی بات آ رہی ہے، اور یہ بھی قلب سلیم بنانے کے دل ہے، یعنی آپ اپنے دل کو خالص دل کرنا چاہتے ہیں نا، تو آپ کے لیے بہت ہی خوبصورت آیتیں ہیں، خاص طور پہ 68 سے 71 تک میں آپ کو بڑے بڑے گناہ اور ان سے توبہ کے ثمرات دکھیں گے۔ آئیے دیکھتے ہیں۔ اِلَّا مَن تَابَ وَآمَنَ وَعَمِلَ صَالِحًا، توبہ کرنے والوں کی برائیاں بھلائیوں سے بدل دی جائیں گی۔ کیسے؟ سوائے ان لوگوں کے جو توبہ کرے اور ایمان لائیں اور نیک کام کریں۔ ایسے لوگوں کے گناہوں کو اللہ تعالیٰ نیکیوں سے بدل دیتا ہے، اللہ تعالیٰ بخشنے والا اور مہربانی کرنے والا ہے۔ اور جو شخص توبہ کرے اور نیک عمل کرے تو وہ تو حقیقتاً اللہ کی طرف سچا رجوع کرنے والا ہے، اللہ تعالیٰ ہمیں ایسے ہی لوگوں میں شامل کر دے. آپ دیکھ رہے ہیں کہ شرک، قتل ناحق اور زنا، یہ بڑے بڑے گناہ ہوتے ہیں نا، ترتیب کے ساتھ آ رہے ہیں، اور خاص طور پہ یہاں بہت ہی خوبصورت طریقے سے توبہ کا نقشہ ہے، یعنی قرآن پاک کا ایک خوبصورت مقام ہے کہ جہاں توبہ کی بات ہوتی ہے. آگے 72-73، چھوٹ کے گواہ نہیں بننا. والذین لا یشہدون الزور، اور جو لوگ جھوٹی گواہی نہیں دیتے، اور جب کبھی کسی لفظ چیز پر ان کا گزر ہوتا ہے تو شرافت سے گزر جاتے ہیں، اور جب ان کے رب کے کلام کی آیتیں سنائی جاتی ہیں تو اندھے بہرے ہو کر نہیں گزرتے. کیا پتا چلا کہ بڑا باشعور انسان ہوتا ہے، چھوٹے سے لے کے بڑے گناہوں سے اپنے آپ کو بچاتا ہے، گناہ ہو جائے تو توبہ کرنے میں دیر نہیں لگاتا، ندامت. چلیے، وہ دل جو ہدایت کا طلبگار ہے یہاں چند آنسو بہا لے، اپنی ندامت کو ظاہر کیجئے. دل پاک ہوتا ہے گناہوں کے اوپر ندامت کے آنسو بہانے سے. اپنے دلوں کو دھوئیے تاکہ دل کے اوپر سے علائشیں اتر جائیں، اور سچی پکی توبہ کے بعد اب آگے پاکیزہ اور نیکیوں سے بھری ہوئی نسلوں کی بات ہے. بڑی خوبصورت دعا آ رہی ہے آیت 74 میں آپ کے میرے سامنے، کہ اللہ کے محبوب بندے، ان کی مزید چار صفات آپ نے پڑھی ہیں آئے 72 سے، آگے آخری 74 میں آئے گی. لیکن دیکھ لیجئے کہ جھوٹ بولنا تو درکنار، جھوٹی محفلوں میں نہیں جاتے، ایسی محفل جہاں اللہ کا دین پامال ہو، جھوٹ بولا جا رہا ہو، کوئی جھوٹے معاملات ہوں، جھوٹی فکشن کہانیاں، ایسی چیزیں جو ٹائم ویسٹر ہوں، اس میں نہیں آتے. لا یعنی باتوں میں نہیں آتے، کھڑا ہونا بھی ان کو پسند نہیں، بیٹھنا تو دور کی بات ہے. ذرا سا اپنا جائزہ لیجئے، آپ چاہتے ہیں آپ کا دل سلامت ہو تو چھوڑ دیجئے ایسی محفلوں کو. آج ایک فیصلہ کر کے اٹھیے، جہاں اللہ کی نافرمانی ہوا میں نے نہیں بیٹھنا، چاہے میرے سگے بیٹے کی بات ہے یا میری بیٹی کی بات ہے، باقیوں کو تو کیا کہنا. اور اس سے انشاءاللہ آپ دیکھیں گے کہ آپ کے اندر خیر آئے گی. اور اب آگے نسلوں کو بچانے والی دعا ہے، کہ اللہ کے محبوب بندے اپنی بیویوں اور اولادوں کے لیے دعائیں مانگتے ہیں کہ اللہ قیامت کے دن ہمیں ایسے گھرانے کے سربراہ کے طور پر پیش کرنا جو متقیوں پر مشتمل ہو. والذین یقولون ربنا ہب لنا من ازواجنا ربنا، کیا کہتے ہیں وہ لوگ، دعا دیکھیے گا. والذین یقولون ربنا ہب لنا من ازواجنا وذریاتنا قرۃ اعین واجعلنا للمتقین اماما، اور یہ دعا کرتے ہیں کہ ہمارے پروردگار تو ہمیں ہماری بیویوں اور اولادوں سے آنکھوں کی ٹھنڈک عطا فرما، اور ہمیں پرہیزگاروں کا امام اور پیشوا بنا دے. آمین کہیے اس دعا پہ. ربنا، اور اپنے لیے، اپنی نسلوں، اپنے پوتوں، نواسوں اور ان کے بچوں کے بچوں کے بچوں کو ذہن میں رکھیے، اور اپنے سپاؤسز کو رکھیے، شوہر ہیں تو بیوی کو اور بیوی ہیں تو شوہر کو سامنے رکھ کر مانگیے کہ ربنا ہب لنا من ازواجنا وذریاتنا قرۃ اعین واجعلنا للمتقین اماما. بڑی پیاری دعا ہے. اے اللہ، ہمیں ہماری بیویوں اور اپنی ہماری اولاد سے آنکھوں کی ٹھنڈک دے، اور ہم کو پرہیزگاروں کا امام بنا. کیسے ہوتا ہے آئیے دیکھتے ہیں چھوٹے چھوٹے اماموں کو. پلے کیجیے. ویسے تو یہ اولادیں ٹھنڈک بنیں گی آنکھوں کی کب، جب ہم حقیقت میں ان کو اللہ سے جوڑیں گے. آپ کے سامنے ایک ویڈیو شیئر کی جا رہی ہے، امام بھی چھوٹا سا اور مقتدی بھی چھوٹے سے. امام کی تلاوت بھی بڑی میٹھی، اور مقتدین کا پیچھے سے اللہ اکبر اور سمے اللہ لمن حمیدہ کہنا بھی بڑا میٹھا ہے. اور آپ دیکھیے، یہ سمبولیکلی فزیکلی آپ کو مجھے دکھایا جا رہا ہے. آج یہاں سے اٹھنے سے پہلے یہ دعا مانگیے کہ ربنا ہب لنا من ازواجنا وذریاتنا قرۃ اعین واجعلنا للمتقین اماما. قلب سلیم تڑپتا ہے، بے چین ہوتا ہے کہ اللہ میرے بچوں کا کیا بنے گا، میرے بچوں کے بچے، میری نسلیں. تو نسلوں کی حفاظت کیجئے آپ، میں ان کو ایسے سکھا جائی، یہ ہے یونٹی. اور آپ دیکھیے کہ پیچھے نمازیں پڑھنے والے بھی جب متقی ہوں گے تو اماموں کو کتنا بڑا متقی کیوں نہ بننا پڑے. اب مجھے نہیں پتا کہ یوٹیوب والوں کو میری بھی آواز ساتھ آ رہی ہے کہ نہیں آ رہی. میری بھی آ رہی ہے. چلیے سنیے، میں خاموش ہوں، آپ سنیے، انجوائے کریں. آمین. ان ساری دعاؤں پہ آمین کہہ دیتے ہیں اور دعا کرتے ہیں کہ اللہ ہماری نسلوں کو اپنے پسندیدہ بندوں میں شامل کر لے. آگے دیکھیے آیت 75 سے 77. صبر کرنے والوں کے اعلیٰ درجے بھی ہیں اور اللہ کے محبوب بندوں کا حسین انجام بھی ہے. اولئک یجزون الغرفۃ بما صبروا, یہی وہ لوگ ہیں جنہیں ان کے صبر کے بدلے جنت کے بلند و بالا خانے دیے جائیں گے جہاں انہیں دعا سلام پہنچایا جائے گا, اس میں وہ ہمیشہ رہیں گے. وہ بہت ہی اچھی جگہ اور عمدہ مقام ہے. کہہ دیجئے کہ اگر تمہاری دعا اور التجا یعنی پکار نہ ہوتی تو میرا رب تمہاری مطلق پرواہ نہ کرتا. تم تو جھٹلا چکے, اب ان قریب اس کی سزا تمہیں چمٹ جانے والی ہوگی. اللہم لا تجلنا منہم. چمٹنے کے لفظ ایسے ہی لگتا ہے کہ واقعی چمٹ گئی جہنم. تو کیا پتہ چلا کہ اللہ قیامت کے دن اپنے محبوب بندوں کا استقبال تو سلامتی کی دعاؤں کے ساتھ کرے گا, ان کو دنیا میں اثار اور قربانیوں کے بدلے میں جنت کے بالا خانے عطا کرے گا. حقیقت میں بہت ہی حسین مقام ہے وہ انبیاء اور شہداء کے لیے جو وقتی عارضی طور پر اس دنیا میں اللہ کے کام کر گئے, اور وہ لوگ جو اللہ کے کام کرتے ہوئے اپنے دلوں کو پاک کرتے کرتے دوسروں کے دلوں کو پاک کرنے کی فکر کرتے رہے, اللہ ان کو جنت الفردوس دے گا. اللہ اس کا کہیں ہمارا بھی کوئی ٹھکانہ بنا دے. اللہ سب انصار اللہ کو بہترین طریقے سے اعلیٰ درجے, یہاں جو بات ہے اس پہ بڑی پیاری پیاری حدیثیں ہیں جس کا اس وقت نہیں ہے, بس یہی کہوں گی کہ اللہ سب کو جنت میں ساتھ کر دے. تھوڑے عملوں کو اللہ کم کر کے دوسروں کے ساتھ ملا کر لے جائے. امام شافعی کہا کرتے تھے کہ اگر تم جنت میں جاؤ اور مجھے وہاں نہ پاؤ تو مجھے میرے بارے میں سوال کرنا. تو اللہ ہمیں بھی اس طرح مقصد سے جوڑ دے کہ جیسے ہمارا یہاں ایک دوسرے کے بغیر دل نہیں لگتا, وہاں بھی دل نہ لگے اور ہم اپنے سارے ساتھیوں کے ساتھ جنت الفردوس میں ہوں جہاں ہم اپنے رب کا دیدار ہر وقت کریں, ہر وقت اللہ کے قرب میں رہیں. آمین سم آمین. بڑی خوبصورت سورت پوری ہوئی اور آگے سورت الشورا شروع ہو رہی ہے. چھوٹی چھوٹی آیتیں ہیں اس کی, لیکن 227-227 آیتیں ہیں. ترتیب میں 26 نمبر کی سورت ہے. مشرکین مکہ پر اتمام حجت کی یہ سورت ہے. لکھ لیجئے کہ تعداد کے اعتبار سے مکی سورتوں میں یعنی آیتوں کے تعداد کے اعتبار سے سب سے طویل سورت ہے, اور یہ مکہ کے آخری دور کی سورت ہے. اتمام حجت کا انداز ہے اس میں, اور اللہ کی قدرتیں بیان کرنے کے بعد 8 بار اس سورت میں آپ کو یہ جملے ملیں گے, ان نفی ذالک الآیۃ وما کان اکثرہم مؤمنین وان ربک لہو العزیز الرحیم. یقیناً اس میں نشانی ہے اور ان کی اکثریت ایمان لانے والی نہیں, اور بے شک اے نبی آپ کا رب زبردست بھی ہے اور رحم کرنے والا. مراد کیا ہے لکھئے. اللہ نے اپنے نبی کے ذریعے مکہ والوں کے دلوں کو پاک کرنا چاہا تھا, لیکن جب اتنا تعصب ہو جائے اور باپ دادا کے ناموں کے اور رسم و رواج کے ٹھپے لگ جائیں تو اللہ کی نشانیاں دیکھ کر بھی وہ ایمان نہ لائے, تو اللہ نے اس صورت میں 8 بار ان کو العزیز کے لفظ کے ساتھ خطاب کیا کہ اتنا غالب ہوں کہ پٹک کے مار دوں تمہیں, عذاب دے دوں, لیکن چونکہ رحیم بھی ہوں تو لہٰذا تمہیں اصلاح کے لیے مہلت دیتا ہوں. اللہ ہمارے اوپر حجتیں تمام نہ کرے, اس سے پہلے ہمیں ہدایت دے دے. کہیں یہ قرآن آپ کے میرے لیے بھی تو حجت نہ بن جائے اور ہم پھر بھی نہ بدلیں. اللہ ہمارے قدموں کو بڑھا دے خیر کی طرف. دیکھیے گا آیتوں کا تجزیہ. پہلی 9 آیتیں مشرکین مکہ پر اتمام حجت کا اعلان ہے. آیت 10 سے 191 ایک گو میں آپ پڑھیں گے انشاءاللہ. ان آیتوں کو مجرم قوموں کی داستانیں بھی ہیں اور مشرکین مکہ کے لیے عبرت کا نسخہ ہے. اور پھر آیت 192 سے آخر سورت 1-227 تک عظمت قرآن ہے. اللہ ہمیں اس کا حق ادا کرنے کی توفیق دے دے. شروع کریں گے. بسم اللہ الرحمن الرحیم. طاسیم میم تلک آیات الکتاب المبین لعلک باخع نفسک اللہ یکونوا مؤمنین. حروف مقطعات ہے پہلی آیت. آیت 2 سے 6 لوگوں کی ہدایت کے لیے تڑپ چاہیے اور اللہ کے نبی کی دل جوئی ہے. یہ آیتیں روشن کتاب کی ہیں. ان کے ایمان نہ لانے پر شاید آپ تو اپنی جان کھو دیں گے. لیجئے ذرا اپنے آپ کے لیے نقطہ. क्या मेरे भी दिल में इतनी ही तड़प है लोगों को बदलने की, उनकी हिदायत की, उनकी फिक्र की, इतना ही कुड़ती हूँ? तो अल्लाह नबी की तड़प देकर कह रहा है इतना ना कुड़े कि सेहत खराब हो जाए। और मुझे आपको क्या कहना चाहिए खुद को, कुछ तो कुड़ लो, कहीं आराम फरमा फरमा कर आराम तलब ना हो जाओ। दुआ कीजिए अल्लाह आज के बाद मुझे चुन ले, मासिस तक मुझे पहुंचा। कोई बुरी बात नहीं अगर आप ये कहें कि अल्लाह मेरे जरिए करोड़ों लोगों को फायदा हो, ये सेल्फ प्रोजेक्शन नहीं है, ये आपके लिए सुकून और खुशी का जरिया है कि अल्लाह मेरी जिंदगी को तूने कीमती बना दिया, अल्लाह थोड़े थोड़े लोगों से नहीं ज्यादा लोगों तक मुझे पहुंचकर हक बात देने वाला बनाए। गड़बड़ कहाँ आती है, जब ज्यादा लोगों के फिक्र में हक को छोड़कर बातें ले लेते हैं और मीठा शरबत पिलाना शुरू कर देते हैं हक की जगह, क्योंकि हक तो कड़वा है। तो दुआ कीजिए अल्लाह जुबान पे हक रहे, दिल में इखलास रहे और पहुंच जाऊं दुनिया के हर उस बंदे तक जहां तूने दीन को पहुंचाना है। तो अल्लाह हमारी भी ये दुआ कबूल कर ले कि रब्बना हबलना में वजालना लिल मुत्तकीना इमामा, अल्लाह हमारा हमें जरिया बना ले लोगों की हिदायत का, और इसमें अल्लाह ताला हमारे लिए रास्ते आसान कर दे। जितनी आपकी तड़प होगी, जितना अपना जर्फ रखेंगे, अल्लाह आपसे उतना ही काम लेगा। तरीका वही है जो पीछे बात भी हो गई, जाहिद हम जिहादन कबीरा, टीम वर्क है, स्ट्रांग मैनेजमेंट भी है, और जम के जुड़ के रहना और तस्बीत कल्बी के साथ जो काम करें पूरे यकीन के साथ करें। आयो बिन आयतों का तर्जमा पढ़ते हैं, और अगर हम चाहते तो इन पर आसमान से कोई ऐसी निशानी उतारते जिसके सामने इनकी गर्दनें खम हो जाती, और इनके पास रहमान की तरफ से जो भी नई नसीहत आई इससे रूगर्दानी करने वाले बन गए। देखिए अकड़ी हुई गर्दनों वालों को अल्लाह पाक नहीं करता, दिल पाक नहीं होंगे उनके। मक्का में नबी मौजूद थे, किताब मौजूद थी, जिब्राइल आते जाते थे, अबू बकर सिद्दीक अपनी फराखी दिल से लोगों को खिलाते पिलाते थे, लेकिन नहीं फायदा हुआ। दुआ कीजिए अल्लाह हमारी अकड़ी हुई गर्दने झुक जाएं, और इनके पास रहमान की तरफ से जो भी नई नसीहत आई इससे रूगर्दानी करने वाले बन गए। इन लोगों ने छुटलाया है, अब इनके पास जल्दी से इसकी खबरें आ जाएंगी जिसके साथ वो मस्खरापन कर रहे हैं। आयत 7 से 9, तालिब हक के लिए कायनात में फैली हुई निशानियां हैं। पीछे अल्लाह ने मक्का वालों पर अजाब न आने और आने की बातें करके उनको मिसालें दी, और अब यहाँ बताया क्या जा रहा है कि तुम देख लो कायनात में क्या कुछ है। अवलम यरौ इलल अर्ज़ि कम अंबतना फीहा, क्या उन्होंने जमीन पर नजरें नहीं डाली कि हमने इसमें हर तरह के नफीस जोड़े किस कदर उगाए हैं, और बेशक इसमें यकीनन निशानी है और इसमें अक्सर लोग मोमिन नहीं, और तेरा रब यकीनन वही गालिब और मेहरबान है। क्या पता चला कि अल्लाह ताला अपने गलबों की बात करते हैं। आगे आयत नंबर 10 से लेकर 68 को अगर एक गो में देखें तो हक और बातिल की जंग हर दौर में जारी रही, जो कि जाहिद उम जिहादन कबीरा पीछे से चल रहा सिलसिला। कुरान के जरिए आप भी हक और बातिल की इस जंग में अल्हम्दुलिल्लाह हक के रास्ते के सवारी साथी बन गए, अल्लाह आपको मुबारक करे। खास तौर पे फिर आयत 10 से 17 में हजरत मूसा को फिरौन के पास जाने का हुक्म दिया जा रहा है। इस नादा रब्बू का मूसा अन तिल कौम अज़्ज़ालिमीन, और जब आपके रब ने मूसा अलैहिस्सलाम को आवाज दी कि तू जालिम कौम के पास जा, कौम फिरौन के पास, क्या वो परहेजगारी न करेंगे? और मूसा अलैहिस्सलाम ने कहा मेरे परवरदिगार मुझे खौफ है कि कहीं वो मुझे छुटला न दे, और मेरा सीना तंग हो रहा है, मेरी जुबान चल नहीं रही, बस तू हारून को भी वही भेज दे, और इनका मुझ पर मेरे एक कसूर का दावा भी है, मुझे डर है कि कहीं वो मुझे मार ना डाले। यहाँ देखिए मूसा ने हारून को मांगा। लिखिए जब दिल पाक होता है ना तो आप अपने भाई बहनों को तकाबुल पे नहीं लाते कि जो मुझे मिला वो उनको ना मिले, बल्कि आप उनके लिए भी वही मांगने लगते हैं जो आपको मिलता है। तो दिल पाक कीजिए, अपनी दोस्तों सहेलियों को तो छोड़ दें, लोग तो अपने भाई बहनों में चीजें देकर हसद करने लग जाते हैं, ऐसा नहीं करना अगर कल्बे सलीम बनना और बनाना है। और यहाँ खास तौर पे ये मंजर ध्यान में रखिए कि मूसा पर नबूवत का जहूर हुआ, अल्लाह ने हुक्म दिया जाओ मिस्र में जाकर फिरौन को दावत दो और साथ ही बनी इसराइल को आजाद करवाओ, और मूसा चूंकि कत्ले खता के मुर्तकिब हो चुके थे तो उनको खौफ भी आया, तो उन्होंने हारून को मांग लिया। इससे पता क्या चलता है कि जब घर के लोग साथ मिल जाएं तो जाहिद उम जिहादन कबीरा का अमल आसान होता है। अल्लाह हमारे भी इर्द गिर्द वालों को हमारे हाथ बाजू बना दे। آگے دیکھیں گے فرعون کے تانے اور موسیٰ علیہ السلام کے منہ توڑ جواب ہیں. موسیٰ نے دعوت میں بہت سیدھا سادہ انداز اس میں اختیار کیا. کیا کہا؟ آیت نمبر 15, جناب باری تعالیٰ نے فرمایا ہرگز ایسا نہ ہوگا, تم دونوں ہماری نشانیاں لے کر جاؤ, ہم خود سننے والے تمہارے ساتھ ہیں, یعنی ہماری مدد تمہارے ساتھ ہے. تم دونوں فرعون کے پاس جا کر کہو کہ بلا شبہ ہم رب العالمین کے بھیجے ہوئے ہیں کہ تو ہمارے ساتھ بنی اسرائیل کو روانہ کر دے. ٹو دی پوائنٹ ان کا انداز ہے. فرعون نے کہا کیا ہم نے تجھے تیرے بچپن کے زمانے میں اپنے ہاں نہ پالا تھا اور تو نے اپنی عمر کے بہت سے سال ہم میں نہیں گزارے؟ یہ ہیں جی تانے. موسیٰ جس فرعون کے ساتھ پلے بڑھے تھے اب وہ بڑا ہو کر اپنے باپ کی جگہ پہ تخت پہ آ چکا تھا. تو موسیٰ علیہ السلام کے اندر بھی آپ دیکھیے ایک شاخی انداز آپ کو دکھ رہا ہے, اور وہ جو بات کرتا ہے وہ بھی یہی بات کرتے ہیں. اس سے پتہ چلتا ہے کہ آج کے دور میں دعوت اور تبلیغ کرنے کے لیے آپ کو اس ماحول کو اچھی طرح سمجھنے کی ضرورت ہے جہاں جا کر آپ دعوت دیں گے. اور یہاں سے یہ بھی پتہ چلتا ہے کہ چھچور پن ہے فرعون کا. تھوڑا بندہ جو ہوتا ہے نا, تھوڑا دلا, چھوٹے دل والا, قلب سلیم نہیں ہوتا چھوٹے دل کا, وہ کبھی کسی پہ احسان کر بھی دے نا تو تانے دے گا جیسے کہ وہ یہاں دے رہا ہے. پھر تو وہ اپنا کام کر گیا جو تو کر گیا, اور تو ہے ہی نہ شکروں میں سے. حضرت موسیٰ علیہ السلام نے جواب دیا کہ میں نے اس کام کو اس وقت کیا تھا جبکہ میرا بھولے ہوئے لوگوں میں سے تھا. یہ بھی انداز نوٹ کیجئے, پچھلی زندگی کی غلطیوں پہ پردے ڈالنے کی بجائے بولیے یس تب میں نے قرآن نہیں پڑھا تھا. کل آپ کو کوئی کہتے نا تمہیں کیا ہو گیا, تم تو یہ کرتی تھی, تم تو یہ کرتے تھے, تو یہ آئے 20 نوٹ کر لیں. ہاں بھائی میں نہیں تو پتا مجھے. تو بجائے اس کے کہ آپ شرمندہ ہوں اور امبیرسڈ ہیں اور دس اینڈ دیٹ, آپ فوراً اس بات پہ کہیے کہ جی ہاں جی ایسے ہی ہے, تب مجھے نہیں پتا تھا, پتا لگ گیا, میں بدل رہا ہوں انشاءاللہ. پھر تم سے خوف کھا کر میں تم سے بھاگ گیا, پھر مجھے میرے رب نے حکم اور علم, یعنی حکم اور علم عطا کیا اور مجھے پیغمبروں میں سے کر دیا. تو آئے 21, حکمم وجالنی من المرسلین کی بات ہے, حکمت اللہ کی طرف سے بھلائی کی نشانیاں ہوتی ہیں. اللہ آپ کو مجھے بھی عطا فرما دے. مجھ پر تیرا کہ اب یہی وہ احسان ہے جسے تو جتلا رہا کہ تو نے بنی اسرائیل کو غلام بنا رکھا ہے. فرعون نے کہا رب العالمین کیا چیز ہے؟ پیچھے رحمان کا لفظ سمجھ نہیں آیا, اب رب العالمین نہیں آ رہا, کیونکہ جن دماغوں میں اپنی بڑائی شامل ہو جاتی ہے نا, یا سوار ہو جاتا ہے اپنا, یا آپ نفس خواہش کا پتلا بن جاتا ہے, تو ان کو کسی کی بات سمجھ نہیں آتی. حضرت موسیٰ نے فرمایا وہ آسمان اور زمین اور ان کے درمیان کی تمام چیزوں کا رب ہے اگر تم یقین رکھنے والے ہو. فرعون نے اپنے ارد گرد والوں سے کہا کیا تم سن نہیں رہے؟ حضرت موسیٰ نے فرمایا وہ تمہارے اور تمہارے اگلے باپ داداؤں کا پروردگار ہے. فرعون نے کہا لوگو تمہارا یہ رسول تمہاری طرف بھیجا ہوا یہ تو یقیناً دیوانہ ہے. ہائی لائٹ کر لیجیے چاہیں تو ان چیزوں کو, کیسے دلچسپ مکالمہ چل رہا ہے موسیٰ کا اور فرعون کا, کہ یہ دیوانہ تک کہہ رہا ہے موسیٰ کو, حالانکہ خود کیا تھا. حضرت موسیٰ نے کوئی شرمندگی نہیں محسوس کی. یہاں سے دیکھیے قلب سلیم اپنی ذات پہ لگنے والے الزامات کو دیکھ کر یا سن کر کام نہیں چھوڑتا, اس پہ کی ہوئی تنقید کی وجہ سے سب چابیاں دے دلا کے گھر نہیں بیٹھ جاتا, پکڑے آپ مجھ سے باتیں نہیں سنی جاتی, کیونکہ مقصد پہ آ رہا ہے اور وہ کیا ہے, بخا کی کیفیت کہ میں نے لوگوں کو نفع دینا ہے. حضرت موسیٰ علیہ السلام نے فرمایا مشرق و مغرب کا اور ان کے درمیان کی تمام چیزوں کا رب اللہ ہے اگر تم عقل رکھتے ہو. فرعون کہنے لگا سن لے, اگر تو نے میرے سوا کسی اور کو معبود بنایا تو میں تجھے قیدیوں میں ڈال دوں گا. موسیٰ علیہ السلام نے کہا اگرچہ میں تیرے پاس کوئی کھلی چیز لے آؤں. فرعون نے کہا اگر تو سچوں میں سے تو پیش کر. بس انہوں نے اپنی لاٹھی ڈال دی تو اسی وقت سری ہستہا بن گئی, اور اپنا ہاتھ کھینچ نکالا تو وہ بھی اسی وقت دیکھنے والے کو سفید چمکیلا نظر آنے لگا. فرعون اپنے آس پاس کے سرداروں سے کہنے لگا بھائی یہ تو کوئی بڑا دانا جادوگر ہے, یہ تو چاہتا ہے کہ اپنے جادو کے زور سے تمہیں تمہاری سرزمین سے ہی نکال دے, بتاؤ اب تم کیا حکم دیتے ہو. ان سب نے کہا آپ اسے اور اس کے بھائی کو مہلت دیجئے اور تمام شہروں میں ہرکارے بھیج دیجئے, یعنی میڈیا کو بلائیے. اللہ فرعون سے وہ کام لینے لگا جو موسیٰ نہیں کر سکتے تھے. یہ بھی اللہ کی سنت ہوتی ہے, جب آپ کے اندر اخلاص ہوتا ہے نا تو اللہ خود بخود دوسروں کا آپ کا معاون بنا دیتا ہے. کیا کریں گے وہ جو آپ کے پاس ذیل جادوگروں کو لے آئے. پھر ایک مقرر وقت کے وعدے پر تمام جادوگر جمع کیے گئے اور عام لوگوں سے بھی کہہ دیا گیا کہ تم بھی مجمع میں حاضر ہو جاؤ گے تاکہ اگر جادوگر غالب آ جائیں تو ہم ان کی پیروی کریں. جادوگر آ کر فرعون سے کہنے لگے اگر ہم جیت گئے تو ہمیں کچھ انعام بھی ملے گا. لالچ, दिल पे खोट होता है ना, दिल में खोट होता है तो लालच आता है। फिरौन ने कहा, हाँ बल्कि ऐसी सूरत में तुम मेरे खास दरबारी बन जाओगे। हजरत मूसा अलैहिस्सलाम ने जादूगरों से फरमाया, जो जो कुछ तुम्हें डालना है डाल दो, टेक योर टर्न। उन्होंने अपनी रस्सियां और लाठियां डाल दी और कहने लगे, इज्जत फिरौन की कसम, हम यकीनन गालिब ही रहेंगे। आज जैसे कहते हैं ना जिंदाबाद, तो ये उस दौर में ये जुमला बोलते थे, फिरौन की इज्जत, जैसे जय फिरौन को कह दे अपनी जुबान में। अब हजरत मूसा अलैहिस्सलाम ने भी अपनी लाठी मैदान में डाल दी, जिसने इसी वक्त इनके झूठ मूठ के करतब को निगलना शुरू कर दिया। ये देखते ही जादूगर बेख्तियार सजदे में गिर गए और उन्होंने साफ कह दिया कि हम तो अल्लाह रब्बुल आलमीन पर ईमान लाए, बस मूसा अलैहिस्सलाम और हारून के रब पर। यानी गलती ना लग जाए कि फिरौन को ही खुदा कोई कह दे, तो साफ कह दिया कि साथ नाम भी ले दिया। देखिए जरा आप यहां आके दिल को बदलना चाह रहे, क्या फायदा। फिरौन ने कहा कि मेरी इजाजत से पहले तुम इस पर ईमान ले आए, यकीनन यही तुम्हारा वो बड़ा सरदार है जिसने तुम सबको जादू सिखाया, या सो तुम्हें भी अभी मालूम हो जाएगा। कसम है मैं अभी तुम्हारे हाथ पांव उल्टी तरफ से काट दूंगा तुम सबको, और तुम सबको सूली पर लटका दूंगा। उन्होंने कहा, ला ज़ईर, कोई हरज नहीं, हम तो अपने रब की तरफ लौटने वाले हैं। जब दिल बदल जाता है तो धमकियां और इस तरह के डरावे भी इंसान को मकसद से पीछे नहीं करते। क्या बेचारे शोहरों ने किसी को कहना है, और क्या बीवियों ने घर छोड़ने की धमकियां देनी है। दुआ कीजिए कल्बे सलीम बन जाए, अल्लाह के वादों पे यकीन आ जाए, इस बिना पर कि हम सबसे पहले ईमान वाले बने हैं। हमें उम्मीद पड़ती है कि हमारा रब सब खताएं हमारी माफ फरमा देगा। और हमने मूसा को वही की कि रातों रात मेरे बंदों को निकाल ले चले, तुम सब पीछे पीछा किए जाओगे। फिरौन ने शहरों में हरकारों को भेज दिया, और यकीनन ये गिरोह बहुत कम तादाद में है, और इस पर ये हमें सख्त गजबनाक कर रहे हैं, और यकीनन हम बड़ी जमात हैं इनसे चुकन्ना रहने वाले। बिलाखिर हमने इन्हें बागात से और चश्मों से और खजानों से और अच्छे अच्छे मुकामात से निकाल बाहर किया, और इसी तरह हुआ, और हमने इन तमाम चीजों का वारिस बनी इसराइल को बना दिया। यह है तिलकल अय्याम नुदाविलुहा बैनन्नास, कल का तख्त आज तख्ता बन गया। बस फिरौनी सूरज निकलते ही इनके ताकुब में निकले। बस जब दोनों ने एक दूसरे को देख लिया तो मूसा के साथियों ने कहा, हम यकीनन पकड़ लिए गए। मूसा ने कहा, हरगिज़ नहीं, यकीन मानो मेरा रब मेरे साथ है जो जरूर मुझे राह दिखलाएगा। इन्नमा या रब्बी सयहदीन, हाईलाइट करिए इसको जरा, आयत 62 है। मूसा की ईमान का इम्तिहान है, मूसा की अपनी कौम को तसल्ली, हिदायत और रहनुमाई अल्लाह की तरफ से आएगी, और अल्लाह के वादों का पुख्ता यकीन इंसान को साबित कदम रखता है। आप पीछे से सूरत तौबा पढ़कर आए हैं। अल्लाह के नबी और हजरत अबू बकर सिद्दीक के गारे सौर में दाखिल होने और वहां रहने का जहां वक्त था, वहां एक जुमला आया था, क्या इन्नल्लाह माना, जमा की बात थी, या इन्नल्लाह माईया। जरा हजरत मूसा के दुख को महसूस कीजिए। मूसा अलैहिस्सलाम को अच्छे साथी नहीं मिले, अल्लाह के नबी को अच्छे साथी मिल गए, इसीलिए आपके जरिए गलबा इस्लाम हुआ और मूसा के जरिए से नहीं हुआ। क्या पता चला कि दीन के कामों के लिए अच्छे साथियों की जरूरत होती है, और इसके लिए शर्त है कल्बे सलीम। दिल में कुछ और खोट खपट हो तो अच्छे साथी नहीं मिलते। अल्लाह हमारे दिलों को पाक करके हमें अच्छे से अच्छे साथियों की कदर की तौफीक अता फरमा दे। आगे कहानी चलती है, पूरी पढ़कर फिर ही इस पे बात करेंगे, क्योंकि आप देख रहे हैं कि एक फ्लो में चल रही है कहानी। हमने मूसा अलैहिस्सलाम की तरफ वही भेजी कि दरिया पर अपनी लाठी मारो, बस इस वक्त दरिया फट गया और हर एक हिस्सा पानी का मिसल बड़े पहाड़ के हो गया, और हमने इसी जगह दूसरों को नजदीक ला खड़ा कर दिया, और मूसा अलैहिस्सलाम और इन पर ईमान लाने वालों को हमने निजात दी, फिर और सब दूसरों को डबो दिया। यकीनन इसमें बड़ी ही इबरत है, और इनमें से अक्सर लोग ईमान वाले नहीं, और बेशक आपका रब बड़ा ही गालिब और मेहरबान है। नोट कर रहे हैं, 8 दफा आएंगे ये जुमले जो शुरू में बता दिए गए। अब देखिए कि यहाँ मूसा अलैहिस्सलाम का किस्सा एक खास हद तक पूरा हुआ। बेहतरीन मुकालमा भी था, और हुज्जत भी तमाम हुई, और अल्लाह की तौहीद के बातें भी हुई, और फिरौन को उसके रब होने के दावे पे शर्मिंदगी भी महसूस हुई होगी यकीनन। कैसे अपने आप को बड़ा समझकर मूसा को मजनू करार देता रहा, लेकिन मूसा के मौजजात के सामने ना खुद ठहर सका। और जो मूसा के जादूगरों का हमने किस्सा पढ़ा, इससे भी पता चलता है कि मूसा के जादूगर अंधेरे में थे लेकिन दिल खराब नहीं था। लिखिए कल्बे सलीम, जब बंदा गुनाहों में पड़ चुका हो, चाहे वो जादू और शिर्क जैसा और लालच जैसा गुनाह ना हो, जैसे कि इस वाक्य में हम देख रहे हैं, अल्लाह उसके दिल को पाक कर देता है। जादूगरों ने जो देखा, फिरौन ने भी देखा, लेकिन फिरौन का दिल गंदा था, कल्बे पाक नहीं था, इसलिए उसको मौजज़ों से फायदा नहीं हुआ। बिल्कुल आज भी यही होगा। आज कुरान का मौजज़ा है आपके मेरे सामने। ये मौजज़ा आपको मुझे तभी फायदा देगा जब हम हकीकत में अपने दिलों को पाक करेंगे। और फिर अल्लाह करे कि आज मेरे आपके दिल की कैफियत मूसा के जादूगरों फिरौन और मूसा के जो जादूगर थे उन जैसी हो जाए कि बेख्तियार सजदों में गिर जाएं और फिर कोई चीज हमारे और आपके बीच में ना आए। फिर आप देखिए 49 से 59 में आपने जादूगरों की जो इस्तकामत की कहानी पढ़ी है, तो इससे पता क्या चलता है कि जब दिल को यकीन आता है, खालिस होता है, दिल मुखलस हो जाता है, इखलास आ जाता है ना, तो फिर इंसान सूली पे लटकाए जाने की धमकियों से भी पीछे नहीं होता। क्या किसी के नाराज होने का खतरा आपको दीन से पीछे करे? शौहर नाराज होंगे, सास नाराज होंगी, ये होगा वो होगा, अल्लाह हमें ऐसा ही दे। फिर आज 52 से 60 में आपने फिरौन का ताकुब देखा। क्या पता चला कि कल तक जिन नरम गरम घरों में बिस्तरों में रहते थे, अल्लाह ने उनसे निकालकर समंदर या दरिया के अंदर डबो दिया। ये अल्लाह सुभान तआला की सुन्नत होती है। जब लोग नहीं मानते तो अल्लाह ताला उनके साथ ऐसा करता है। और फिर वाक्य के आखिर यानी आयत 61 से 68 में अल्लाह पर तवक्कुल की बेहतरीन मिसाल के जब दिल कल्बे सलीम बन जाता है और इन्नमा या रब्बी सयहदीन के जुमले सुबान पे होते हैं, तो अल्लाह दरियाओं में रास्ते बनाता है, समंदर फटा, रास्ता खुला और बनी इसराइल समेत हजरत मूसा अलैहिस्सलाम दरिया के दूसरी तरफ चले गए। अल्लाह आपको भी मुश्किलात से निकाल कर आसानियों में डाल दे। आगे 69 से लेकर ऑनवर्ड देखेंगे 89 तक किस्सा इब्राहिम अलैहिस्सलाम है, जिसमें खास तौर पर 69 से 77 में बुत परस्तों से हजरत इब्राहिम के कुछ सवालात हैं, सोल सर्चिंग क्वेश्चन। वत्लु अलैहि नबा इब्राहिम, इन्हें इब्राहिम का किस्सा भी सुना दीजिए, यानी इनका वाकया भी सुना दें, जबकि उन्होंने अपने बाप और अपनी कौम से फरमाया कि तुम किसकी इबादत करते हो? उन्होंने जवाब दिया कि हम इबादत करते हैं बुतों की, हम तो बराबर इनके मजावर बने बैठे हैं। आपने फरमाया जब तुम इन्हें पुकारते हो तो क्या वो सुनते भी हैं? 3 सेकंड मैं भी रुकूं, सोचिए, या तुम्हें नफा नुकसान भी पहुंचा सकते हैं? उन्होंने कहा ये कुछ हम नहीं जानते, ये सब कुछ हम नहीं जानते, हमने तो अपने बाप दादाओं को इसी तरह करते पाया। आपने फरमाया कुछ खबर भी है जिन्हें तुम पूछ रहे हो, तुम और तुम्हारे अगले बाप दादा, वो सब मेरे दुश्मन हैं, सिवाय सच्चे अल्लाह ताला के जो तमाम जहानों का पालनहार है, जिसने मुझे पैदा किया और वही मेरी राहबरी फरमाता है, वही मुझे खिलाता पिलाता है। यहां से इब्राहिम अलैहिस्सलाम के आदाब देखिए, मैनर्स विद अल्लाह ताला, बीमारी की निस्बत अपनी तरफ करते हैं, सेहत की अल्लाह की तरफ, भटकने को अपनी तरफ और रहनुमाई को अल्लाह की तरफ, बहुत ही प्यारा अंदाज है उनका। तो क्या पता चला है 78 में हिदायत की तौफीक है खालिक की तरफ से मिलती है, पैदा करने वाले से बेहतर कोई हिदायत दे नहीं सकता, अल्लाह ताला की रहनुमाई जिंदगी के हर मामले में रहती है, अल्लाह ने इंसान की तख्लीक के बाद उसे तन्हा नहीं छोड़ा, दीन और दुनिया के नफे नुकसान में भी अल्लाह ताला ही रहनुमाई करता है। तो एक जुमला जो सूरत अल फातिहा में हम पढ़ते हैं कि रब होने की शर्त है कि वह अल हादी भी हो, और हकीकत है कि अल्लाह ताला ऐसा ही है। फिर आप देखिए कि इस मुकालमे में जो पीछे कौम के साथ बनी इसराइल का था, कितना सीधा जवाब है, लेकिन जब दिल गंदे हो जाते हैं तासुबात के साथ, तो यहां दिल की हालत तासुब वाली थी, तो उनको ये सब कुछ समझ भी ना आया, लेकिन अल्लाह ने फिर भी हजरत इब्राहिम अलैहिस्सलाम के सवालात पे उनको एक लम्हे के लिए सोचने पे माइल भी कर दिया। आगे देखिए आयत नंबर 80, और जब मैं बीमार हो जाऊं तो मुझे शिफा अता फरमाता है, यानी बीमार तो मैं होता हूं, ज्यादा खा लेता हूं या क्या करता हूं जो भी है, ये तो मेरी वजह है, तू तो नहीं मुझे बीमार करता, हाँ लेकिन शिफा तू देता है। अल्लाह हमें भी ऐसी खूबसूरत बात की तौफीक दे। और वही मुझे मार डालेगा फिर जिंदा कर देगा, اور جس سے امید بندھی ہوئی ہے کہ وہ روزے جزا میں میرے گناہوں کو بخش دے گا. اے میرے رب, مجھے قوت فیصلہ عطا فرما اور مجھے نیک لوگوں میں ملا دے. دیکھیے آیت 80, وَإِذَا مَرِضْتُ فَهُوَ يَشْفِينِ. روحانی اور عقلی ربوبیت کے علاوہ اللہ تعالیٰ انسان کی مادی پرورش بھی کرتا ہے. بیماری میں شفا اللہ کے فضل اور رحمت سے ملتی ہے, کیونکہ کل اختیارات کا مالک اللہ تعالیٰ ہی ہے. اور دعا دیکھ لیجیے آیت 83-85 میں قرآن کی دعائیں, ربی حبلی حکم والحقنی بالصالحین وجعلی لسان صدقن فی الآخرین وجعلنی من ورثتی جنت النعیم. اے میرے رب, مجھے حکم عطا فرما اور مجھے صالحوں کے ساتھ ملا, اور بعد کے آنے والوں میں مجھ کو سچی ناموری عطا فرما اور مجھے جنت نعیم کے وارثوں میں شامل فرما. جن لوگوں نے دیر سے جوائن کیا وہ سورت پارے کا شروع سن لیجئے. تو الحمدللہ انہی آیتوں سے آج کا پارہ شروع ہوا. اور میرا ذکر خیر پیچھے لوگوں میں بھی باقی رکھ, مجھے نعمتوں والی جنت کے وارثوں میں بنا دے اور میرے رب کو بخش دے, یقیناً وہ گمراہوں میں سے تھا. اور جس دن کے لوگ دوبارہ اٹھائے جائیں مجھے رسوانا کرنا, جس دن کے مال اور اولاد کام نہ سکے, لیکن فائدے والا وہی ہوگا جو اللہ کے سامنے بے عیب دل لے کر آ جائے. تو ایک اور نام لکھ لیجئے, قلب سلیم کا, بے عیب دل. اللہ ہمارے سارے عیب دور کر دے. قلب سلیم آیت 89. قلب سلیم کردار ساز دل ہوتا ہے, شخصیت کو بنانے والا, پرسنالٹی گرومنگ جو پچھلے پارے میں ہم نے پڑھی تھی, جو حب دنیا سے سالم ہو, یعنی چھوٹی چھوٹی بات پہ دنیا کی محبت اس کے دل کو نہ توڑ دے, اور یہ نہ کہا یہ بھی نہیں ہے وہ بھی نہیں, میرا تو دل ہی توڑ دیا آپ نے, نہیں. اور جس میں پھر رب کے سوا کوئی نہ ہو. دعا کیجئے کہ اللہ تعالیٰ آپ کا میرا دل ایسا بنا دے. ہم ذکر معرفت ربانی حضرت ابراہیم کی زبانی سن رہے ہیں. یہ ذکر اور یہ معرفت مل جائے تو اس کے بعد تو زندگی کا قبلہ ہی درست ہو جاتا ہے. کیسے بیماری صحت سے لے کر زندگی کا ایک ایک معاملہ اللہ سے جوڑتے ہیں. اور اب ابراہیم کی جو ایمان افروز دعائیں ہم پڑھ رہے ہیں, اے رب مجھے حکمت جیسی خیر کثیر دے, اے رب مجھے دنیا اور آخرت میں صالحین کی رفاقت دے, میرے بعد والوں میں میرا ذکر خیر جاری کر دے, مجھے اچھے اعمال کی توفیق دے, میں بعد والوں کے لیے ایک اسوہ اور ایک قدوہ بن جاؤں کہ وہ میری پیروی کریں. اور آپ دیکھیں کہ اللہ سے جو کہہ رہے ہیں نا کہ اللہ مجھے نعمت علی جنت کا وارث بنا دے, پھر اپنے باپ کی بخشش کی بھی دعا کرتے ہیں حالانکہ کہہ رہے ہیں کہ وہ گمراہ, بعد میں دعا چھوڑ دی تھی جب اللہ نے منع کر دیا. اور خاص طور پہ قیامت کے دن کی رسوائی سے محفوظ رکھ, جس دن نہ مال اور اولاد کام آئیں گے مگر وہ دل کام آئے گا جس پر گناہوں کی آلودگی نہ ہو اور غفلت کے پردے اتر چکے ہوں. اللہ ہم سب کے حق میں بھی یہ دعائیں قبول فرمائے. ہم نے جب اس دورہ قرآن کا ویلکم پروگرام کیا تھا, آپ میں جن ساتھیوں نے نہیں سنا ان کے لیے, جنہوں نے سنا ان کو تو پتا, وہاں آپ کو یہ پکچر دکھائی گئی تھی جو اس وقت آپ کے سامنے ہے. ہمارے اس پورے سفر میں معاملہ یہاں سے شروع ہونا ہے. سفر کہاں سے شروع ہوا؟ کالے دل سے. ابھی تک ہم 18 اور آج 19 باروں میں جو دل کی قسمیں اور جو کچھ کر چکے, آپ اس کو یہاں لکھ سکتے ہیں. دل یہاں تھا. آپ کے میرے لیے ایک نقطہ ہے سوچنے کا کہ میں رمضان میں انٹر ہوئی تھی, اور ہمارے اس پورے پروگرام کا تھیم ہی یہ تھا کہ جس دل کے ساتھ رمضان میں داخل ہو رہے ہیں انشاءاللہ اس دل کے ساتھ واپس نہیں آنا بلکہ صاف ہونا ہے. پھر کیا ہوا؟ سفر شروع ہو گیا, دل کالا تھا. آگے تک کا گول یہ ہے آخر میں دل چمکتا ہوا گولڈن ہارٹ بن جائے, سونے کا دل لے کر نکلیں گے اس دورے قرآن سے, کہیے انشاءاللہ. بیچ میں آپ دیکھیے یہ آپ کے مختلف فیزز ہیں جس سے آپ گزر رہے ہیں. یہ آپ کے رمضان کے دن ڈال دیے گئے. فرسٹ رمضان پہ دل کالا تھا, دو تین پہ, چوتھے پہ ذرا سا گرے ہونا شروع ہوا, پانچویں پہ لائٹر سے گرے, سکس سیونتھ پہ لائٹر, آٹھویں پارے پہ دل ایسا ہونا چاہیے, نویں پہ اتنا, پھر دسویں پہ ذرا ایک اور شیڈ کے ساتھ دل پہ رنگ آ جاتا ہے, گیارہواں بارہواں تیرہواں چودہواں, آج آپ اور میں کدھر ہیں, پارہ 19 پہ, ستویں پارے تک دل دھل گیا. آج دوبارہ دل کی باتوں کو پڑھ کے پارہ 19, جو آپ کے آج کے رمضان کی اکثر جگہوں پہ 16 روزے ہو چکے ہیں. اگر آپ رمضان کے اعتبار سے دیکھیں تو آپ ڈے 6 کو دیکھیے. اگر آج آپ کی کیفیت اس طرح کی ہو جائے گی نا, یعنی آدھا دل ٹھیک ہو گیا, ابھی دل کی آدھی برائیاں نکل گئیں, آدھی گندگیاں, آدھے کینے, آدھے بغض, تو مبارک ہو آپ کو. تبارک اللہ. اللہ آپ کو برکت دے. اب آگے 18 سے آگے تک دیکھیے, 30th پہ جو دل ہوگا وہ ایسا ہوگا. بولیے انشاءاللہ, اللہ ہماری مدد کرے. آگے دیکھیے آیت 90 سے 104 تک. متقین اور گمراہوں کا تذکرہ ہے اور جہنم میں گمراہوں کی آہوزاریاں ہیں. وأزلفت الجنة للمتقین, اور پرہیزگاروں کے لیے جنت بالکل نزدیک لا دی جائے گی اور گمراہ لوگوں کے لیے جہنم ظاہر کر دی جائے گی. اور ان سے پوچھا جائے گا کہ جن کی تم پوجا کرتے رہے وہ کہاں ہیں؟ جو اللہ تعالیٰ کے سوا تھے, کیا وہ تمہاری مدد کرتے ہیں یا کوئی بدلہ لے سکتے ہیں؟ پس وہ سب اور کل گمراہ لوگ جہنم میں اوندے منہ ڈال دیے جائیں گے, اور ابلیس کے تمام لشکر بھی وہاں آپس میں لڑتے جھگڑتے ہوئے کہیں گے کہ قسم اللہ کی, یقیناً ہم تو کھلی غلطی پر تھے جبکہ تمہیں رب العالمین کے برابر سمجھ بیٹھے تھے, ہمیں تو سوائے ان بدکاروں کے کسی اور نے گمراہ نہیں کیا تھا. غور کیجئے, اب تو نہ ہمارا کوئی سفارشی ہے اور نہ کوئی غم خوار دوست. اگر کاش کہ ہمیں ایک مرتبہ پھر جانا ہو مل جاتا تو ہم پکے سچے مومن بن جاتے. بری دوستیوں کا برا انجام. یہ ماجرا یقیناً آپ کے لیے ایک زبردست نشانی ہے, ان میں اکثر لوگ ایمان لانے والے نہیں. یقیناً آپ کا پروردگار ہی غالب اور مہربان ہے. کیا پتہ چلا کہ نہیں فائدہ ہوتا. اب دیکھیے جہنم کی ہولناک, جہنمیوں کی آہوزاریاں بھی اور جہنم کی ہولناکیاں بھی ہیں نا. کوئی چاہتا ہے کہ اس کا یا اس کے دوستوں کا یا اس کے گھر والوں کا یہ انجام ہو؟ تو دعا کر لیجئے کہ اللہ آج دل کو پاک کر دے شرک سے اور بدعت سے اور ہر غیر کی محبت سے. آگے آیت 105 سے 120 تک قصہ نوح علیہ السلام بھی ہے ہمارے سامنے, اور خاص طور پہ پہلی جو آیتیں ہیں 5 سے 10 تک, اس میں حضرت نوح کی بے لوس دعوت ہے. اور یہ بے لوس دعوت تب آتی ہے جب دل پاک ہو جاتا ہے. کیسے مثالی کردار بن کے سامنے آتے ہیں. کذبت قوم نوح المرسلین, قوم نوح نے بھی نبیوں کو جھٹلایا. نوٹ کریں, ایک نبی کو جھٹلایا تھا صرف قوم نے, لیکن اللہ کہتے سب کو جھٹلا دیا. یہ اسلام کا ایک اصول ہے, جس نے ایک حکم چھوڑ دیا گویا کہ اس نے سارے ہی چھوڑ دیے. تو اللہ ہمیں کسی ایک کو بھی جان بوجھ کے چھوڑنے والا نہ بنا دے. جبکہ ان کے بھائی نوح علیہ السلام نے کہا, کیا تمہیں اللہ کا خوف نہیں؟ سنو, میں تمہاری طرف اللہ کا ماننے دار رسول ہوں, تمہیں اللہ سے ڈرنا چاہیے اور میری بات ماننی چاہیے. میں تم سے اس پر کوئی اجر نہیں چاہتا, میرا بدلہ تو صرف رب العالمین کے پاس ہے. بس تم اللہ کا خوف رکھو اور میری فرما برداری کرو. قوم نے جواب دیا کہ کیا ہم تجھ پر ایمان لائیں؟ تیری تابے داری تو رذیل لوگوں نے کی ہے. دیکھیے کھٹ گندے دل ہوتے ہیں نا, تو ان کو ہدایت نہیں ملتی, ان کو کلاس سسٹم دکھتا ہے, غریب اور امیر کا فرق. آپ نے فرمایا, مجھے کیا خبر کہ وہ پہلے کیا کرتے رہے؟ ان کا حساب تو میرے رب کے ذمہ ہے اگر تمہیں شعور ہو تو. میں ایمانداروں کو دھکے دینے والا نہیں, میں تو صاف طور پر ڈرا دینے والا ہوں. انہوں نے کہا, اے نور, اگر تو باز نہ آیا تو یقیناً تجھے سنسار کر دیا جائے گا. آپ نے کہا, میرے پروردگار, میری قوم نے مجھے جھٹلا دیا. لکھیے اخلاص والا دل ایک بار بس یہ جملہ کہہ دے, پھر اللہ کی ساری کہہ لیجئے کہ فوجیں اور حرکت میں آ جاتی ہیں. کچھ لوگوں کو دنیا میں لوگ کچھ نہیں سمجھتے, لیکن اگر وہ اللہ پہ جھوٹی قسم کھا دیں تو اللہ پوری کر دے, کیونکہ حضرت نوح کے اس جملے کے بعد ہی تو عذاب آیا تھا. بس تو مجھ میں اور ان میں کوئی قطعی فیصلہ کر دے, اور مجھے اور میرے با ایمان ساتھیوں کو نجات دے دے. چنانچہ ہم نے اسے اور اس کے ساتھیوں کو بھری ہوئی کشتی میں سوار کرا کے نجات دے دی, اور باقی ازا تمام لوگوں کو ڈبو دیا. یقیناً اس میں بہت بڑی عبرت ہے ان لوگوں کے لیے, لیکن ان میں سے اکثر لوگ ایمان لانے والے ہی نہ تھے. اور بے شک آپ کا پروردگار البتہ وہی ہے زبردست رحم کرنے والا. کیا پتہ چلا کہ بے لوس دعوت کے نتیجے میں جب قوم نے دعوت کا جواب نہ دیا تو اللہ نے اس قوم کو نیست و نابود کر دیا. اللہ نے ادھر آپ کو مجھے بھی سکھا دیا کہ بالآخر پاک دلوں والے ہی بچیں گے, چاہے ٹوٹی پھوٹی کشتیوں پہ سوار ہوں اور باقی ساری ترقی, کامیابیاں اور مادہ پرستی کی دعوتیں دینے والے نیست و نابود ہو جائیں گے. آگے آیت 123 سے 140 تک حضرت ہود کی تبلیغ ہے, اور خاص طور پہ 123 سے 135 میں حضرت ہود کی دعوت. قصبت عاد المرسلین, عادیوں نے بھی رسولوں کو جھٹلایا, جبکہ ان سے ان کے بھائی ہود نے کہا کہ کیا تم ڈرتے نہیں, میں تمہارا امانت دار پیغمبر ہوں, بس اللہ سے ڈرو اور میرا کہا مانو. और मैं इस काम पर तुमसे कोई उजरत भी नहीं मांगता, यानी मैं इस काम पर तुमसे किसी तरह की उजरत नहीं तलब करता। मेरा सवाब तो तमाम जहान वालों, तमाम जहान के परवरदिगार के पास ही है, यानी मुझे इसके ऊपर अल्लाह से ही उम्मीदें हैं, तुमसे नहीं। और क्या तुम एक एक टीले पर बतौरे खेल तमाशा यादगार इमारतें बना रहे हो और सनत वाले मजबूत महल तामीर कर रहे हो, गो के तुम हमेशा यहीं रहोगे। देखिएगा जरा, यहां महल्लात की बात है और आगे इंजाम क्या होने वाला है। और जब किसी पर हाथ डालते हो तो सख्ती और जुल्म से पकड़ते हो। अल्लाह से डरो और मेरी पैरवी करो, इस दिन से डरो जिसने इन चीजों से तुम्हारी इमदाद की, जिन्हें उससे डरो जिसने इन चीजों से तुम्हारी मदद की जिन्हें तुम जानते हो। इसने तुम्हारी मदद की माल और औलाद से और बागात और चश्मों से। मुझे तो तुम्हारी निस्बत बड़े दिन के अजाब का अंदेशा है। अल्लाह अकबर, कैसे ये कौम उठा कर ले गई, घर बार सब पीछे रह गए और ये निस्तो नाबूद कर दिए गए। उन्होंने कहा कि आप बाज कहें या बाज कहने वालों में ना हो, हम पर सब यकसां है। ये तो बस पुराने लोगों की आदत है और हम हरगिज अजाब नहीं दिए जाएंगे। चूंकि आदियों ने हजरत हूद को झुटलाया, इसलिए हमने इनको तबाह कर दिया। यकीनन इसमें निशानी है और इनमें से अक्सर बेईमान थे, और बेशक आपका रब वही गालिब मेहरबान। क्या पता चला कि जब नबी इखलास के साथ भी पुकारें और कौमों के दिमागों दिलों पर कुछ पट्टियां बन चुकी हों तो वो बात नहीं मानते। और अल्लाह के लिए कितना आसान है आज जो नरम गरम घरों में और महल्लात जैसे कैसल्स में रहने वाले, शातों में रहने वाले, अल्लाह ताला उनको भी निकाल कर किसी ऐसी जगह पे ले जाए जिसका उन्होंने तस्वुर ना किया हो। फिर आपने आयत 136 से 140 तक में कौम हूद की हट धर्मी भी देखी, कितनी हकारत से उन्होंने एक नबी की दावत को झुटला दिया कि नसीहत करते हो तो करो, ना करो हमें कोई असर नहीं होगा। तो जब दिल पाक नहीं रहते तो ऐसी ही बातें जुबान पे होती हैं कि जो मर्जी कह लो, मैंने नहीं मानना। तो अल्लाह ना करे आज हम में से किसी का ये इंजाम हो। आगे 141 से 159 हजरत सालेह की दावत भी है, और खास तौर पे 142 तक हजरत की दावत का अंदाज है। फिर आगे कौम का जुटलाना है। कज़्ज़बत समूद उल मुरसलीन, समूदियों ने भी पैगम्बरों को झुटलाया। इनके भाई सालेह ने फरमाया कि क्या तुम अल्लाह से नहीं डरते, मैं तुम्हारी तरफ अल्लाह ताला का अमानतदार पैगम्बर हूँ, तो तुम अल्लाह से डरो और मेरा कहा मानो, मैं इस पर तुमसे कोई उजरत नहीं मांगता, मेरी उजरत तो बस परवरदिगार आलम पर ही है। क्या इन चीजों से जो यहां है तुम अमन के साथ छोड़ दिए जाओगे, यानी इन बागों और इन चश्मों और इन खेतों और इन खजूरों के बागों में जिनके शगुफे नरमो नाजुक हैं, और तुम पहाड़ों को तराश तराश कर पुरतकल्लफ मकानात बना रहे हो। बस अल्लाह से डरो और मेरी इताअत करो, बेबाक हद से गुजर जाने वालों की इताअत से बाज आ जाओ। जो मुल्क में फसाद फैला रहे हैं और इस्लाह नहीं करते, वो बोले कि बस तू इनमें से है जिन पर जादू कर दिया गया, तू तो हम जैसा ही इंसान है, अगर तू सच्चों से है तो कोई मौजा ले आ। आपने फरमाया ये ऊंटनी है, पानी पीने की एक बारी इसकी और एक मुकर्रर दिन की बारी पानी पीने की तुम्हारी, खबरदार इसे बुराई से हाथ न लगाना, वरना एक भारी दिन यानी एक बड़े भारी दिन का अजाब तुम्हें गिरफ्त में ले आएगा, मुराद है जिस पे पकड़ होगी। फिर उन्होंने भी इसकी कूंछे काट डाली, बस वो पशेमा हो गए और अजाब ने इनको आदबोचा, बेशक इसमें इबरत है और इनमें से अक्सर लोग मोमिन न थे, और बेशक आपका रब बड़ा जबरदस्त और बड़ा मेहरबान है। एक और कौम डूब गई, एक और कौम बर्बाद हो गई। तो आप देख लीजिए कि कैसे ये कौमें हजरत वाले की दावत के ऊपर तकब्बुर का शिकार हुए। जब दुनिया की नेमतें बढ़ जाती हैं तो इंसान फिर इन्हीं पे बात करने लग जाता है। हजरत वाले का समझाना कितना खूबसूरत था। और आगे आप देख रहे हैं कि आयत 153-159 तक में कौम सालेह का तकब्बुर कितना खुल के दिख रहा था। लफ्जों से बोलते थे, उसी ऊंटनी को खत्म कर दिया जिसको मांगा था। तो जब दिल गंदे हो जाएं तो ऐसे ही होता है। अब आगे आयत नंबर 160 से लेकर 175 कौम लूत की कहानी है, हजरत लूत की दावत है, और आगे फिर उस कौम का झुटलाना। कज़्ज़बत कौम लूत अल मुरसलीन, कौम लूत ने भी नबियों को झुटलाया। इनसे इनके भाई लूत अलैहिस्सलाम ने कहा, क्या तुम अल्लाह का खौफ नहीं रखते, میں تمہاری طرف امانت دار رسول ہوں، بس تم اللہ سے ڈرو اور میری اطاعت کرو، میں تم سے اس پر کوئی بدلہ نہیں مانگتا، میرا اجر تو صرف اللہ تعالیٰ پر ہے جو تمام جہانوں کا رب ہے۔ کیا تم جہان والوں میں سے مردوں کے ساتھ شہوت رانی کرتے ہو اور تمہاری جن عورتوں کو اللہ تعالیٰ نے تمہارا جوڑا بنایا ان کو چھوڑ دیتے ہو، بلکہ تم ہو ہی حد سے گزر جانے والے؟ انہوں نے جواب دیا کہ لوط، اگر تو باز نہ آیا تو یقیناً نکال دیا جائے گا۔ آپ نے فرمایا، میں تمہارے اس کام سے سخت ناخوش ہوں، میرے پروردگار مجھے اور میرے گھر والوں کو اس وبال سے بچا لے جو یہ کرتے ہیں، پس ہم نے اسے اور اس کے متعلقین سب کو بچا لیا سوائے ایک بڑھیا کے جو ان کی بیوی بھی تھی کہ وہ پیچھے رہ جانے والوں میں ہو گئی، پھر ہم نے باقی اور سب کو ہلاک کر دیا، اور ہم نے ان پر خاص قسم کا مین برسایا، بس بہت ہی برا مین تھا جو وہ ڈرائے گئے ہوئے لوگوں پر برسا۔ یہ ماجرا بھی سراسر عبرت ہے، ان میں سے بھی اکثر لوگ مسلمان نہ تھے، بے شک تیرا پروردگار وہی ہے غلبے والا مہربانی والا۔ قوم لوط کا دل پاک نہیں تھا، قلب سلیم ہو تو اس کو لواطت کا فعل کبھی اچھا نہیں لگے گا۔ آپ نے میں نے آج اس بارے کے ساتھ دعا کرنی ہے، اللہ ہماری قوم کے دل دھو دے، بچوں کے دل، نسلوں کے دل، انسانوں کے دل اس گندے فعل سے پاک کر دے۔ دعائیں مانگیے کہ ربنا حب لنا من ازواجنا وذریاتنا قرۃ اعین، کیونکہ جب دل پر نفس پرستی اور شہوت اور آرائیت الذی من اتخذ الہہ جو پڑھ کر آئے ہیں، جب نفس کو خدا بنا لے جب اپنے نفس کو خدا بنا لیں تو پھر یہ گندا کام بھی انسان کو اچھا لگتا ہے۔ تو یہاں ہم جنس پرستی کی بھرپور طریقے سے ممانعت ہے، جائز راستے کو چھوڑ کر ناجائز راستوں پہ جانے والے فطرت کے راستے سے ہٹ جاتے ہیں۔ اور 167 سے 175 میں ہم نے قوم لوط کی جو جہالت دیکھی، آج پڑھے لکھے لوگ بھی اس جہالت کا شکار ہیں، اللہ تعالیٰ اس سے انسانیت کو پاک کر دے۔ وہاں تو کنکروں کی بارش ہوئی تھی، یہاں نہ جانے کیا ہوگا، اللہ تعالیٰ سب کو بچا دے۔ آگے آیت 176 سے 191 میں حضرت شعیب علیہ السلام کی دعوت بھی ہے اور قوم کی تکذیب بھی ہے۔ کذب، آپ دیکھیے کہ اللہ تعالیٰ ایک ایک نبی کی کہانی ہمیں بار بار کیوں سنا رہے ہیں، تاکہ ہمیں بھی یقین آ جائے کہ بالآخر نبیوں والے لوگ، نبیوں کے طرح کے دل رکھنے والے لوگ ہی بچیں گے۔ کذب اصحاب الایکۃ المرسلین، اس کو اصحاب ایکہ بھی کہتے ہیں، باغ کے لیے، بن والے، باغ والے، یہ اسی قوم کے بہت سارے نام ہیں، پیچھے آپ کو سارے نام میں نے ایک دن بولے تھے۔ ایکہ والوں نے بھی رسولوں کو جھٹلایا، جبکہ ان سے شعیب علیہ السلام نے کہا، کیا تمہیں ڈر خوف نہیں ہے؟ میں تمہاری طرف امانت دار رسول ہوں، اللہ کا خوف کھاؤ اور میری فرما برداری کرو، میں اس پر تم سے کوئی اجرت نہیں چاہتا، میرا اجر تمام جہانوں کے پالنے والے کے پاس ہے، نہ پورا بھرا کرو، کم دینے والوں میں شمولیت نہ کرو، اور سیدھی صحیح ترازو سے تولا کرو، لوگوں کو ان کی چیزیں کمی سے نہ دو، بے باکی کے ساتھ زمین میں فساد نہ مچاتے پھرو، اس اللہ کا خوف رکھو جس نے خود تمہیں اور اگلی مخلوق کو پیدا کیا۔ انہوں نے کہا، تو ان میں سے ہے جن پر جادو کر دیا جاتا ہے، اور تو ہم جیسا انسان ہے، اور ہم تجھے جھوٹ بولنے والوں میں ہی سمجھتے ہیں، اگر تو سچے لوگوں میں ہے تو ہم پر آسمان کا کوئی ٹکڑا گرا دے۔ کہا کہ میرا رب خوب جاننے والا ہے جو کچھ تم کر رہے ہو، چونکہ انہوں نے اسے جھٹلایا تو انہیں سائبان والے دن کے عذاب نے آ پکڑا، وہ بڑے بھاری دن کا عذاب تھا، بادل ایک اوپر چھا گیا تھا جیسے مشروم نہیں ہوتی، اور آج بھی کہتے ہیں کہ جو نیوکلیئر بام ہے وہ ایسا ہی ہوگا کہ لوگوں کو ایک جگہ اکٹھا کر کے بس، یعنی ان کے اوپر ایک ایسی گیس چھوڑی جاتی ہے کہ جس کے بعد لوگ مرنے لگتے ہیں۔ اللہم لا تجعلنا منہم، یقیناً اس میں بڑی نشانی ہے، اور ان میں سے اکثر لوگ مسلمان نہ تھے، اور یقیناً تیرا پروردگار البتہ وہی ہے غلبے اور مہربانی والا۔ کیا سیکھا اس قوم کی اس دعوت سے؟ کہ قوم شعیب کا مسئلہ مال تھا، قوم کو دعوت دی کہ میں اللہ کا رسول ہوں، میرا کردار صاف ہے، میرا دل سلیم ہے، میری بات مان جاؤ، اجرت تم سے نہیں مانگتا، اجر اللہ سے لوں گا، ناپ تول میں کمی چھوڑ دو، لوگوں کو حق دو۔ لیکن رعونت دیکھی آپ نے اس قوم کی، اپنے بڑے ہونے، دولت مند ہونے کو بڑا سمجھ کر رسول کو اتنا چھوٹا سمجھا کہ اس کی بات کو پیچھے ڈال دیا، اللہ ایسے لوگوں کو آج میرے آپ کے لیے مثال بناتا ہے کہ جو تکبر کے بول بولے گا وہ ضرور ہی اللہ کی کسی پکڑ کا شکار ہوگا. تو کبھی بھی بڑی بات نہ کیجئے, نہ اللہ رسول, نہ دین, نہ اسلام, کسی کے بارے میں نہ کہیے. کل کہنا پڑے گا کہ اللہ سے ہی دعائیں کر لو کہ ہمارے اوپر سے اس وبا کو ٹال دے. اب یہاں سے آگے سورت کا تتیمہ شروع ہوگا, آیت 192 سے 209. نبیوں کو جھٹلانے والی قوموں کا آپ کو انجام بھی دکھ رہا ہے, جو پیچھے بھی دکھا, اور اب آگے اس پہ آخری باتیں آئیں گی. اور اسی طرح سے قرآن الفاظ کے ساتھ نازل ہوا ہے, ان الفاظ کی تاثیر کی بات ہے. وَإِنَّهُ لَتَنزِيلُ رَبِّ الْعَالَمِينَ, اور بلا شبہ یہ قرآن پاک رب العالمین کا نازل فرمایا ہوا ہے. اسے امانت دار فرشتہ لے کر آیا ہے, آپ کے دل پر اترا ہے کہ آپ آگاہ کرنے والوں میں ہو جائیں. اللہ آج اس کو ہمارے دلوں پہ بھی اتار دے. دیکھیے قلب رسول اللہ, آیت 194. قلب رسول اللہ ہی صلی اللہ علیہ وسلم کون سا تھا؟ جو مومن کی کردار سازی کرنے والا دل تھا, دل میں تڑپ تھی, تبھی تو آپ لوگوں کو دین کی دعوت دیتے تھے. اور آپ کی دو خوبیاں ہیں ادھر, بشیر اور نذیر, بشارتیں دینے والا دل اور انذار والا دل. اللہ ہماری دعوت میں یہ دونوں نقطے برابر کے رکھے, نہ تو ڈرا دیں اور نہ بالکل نڈر کر دیں. اور قرآن کی کیا خوبیاں ہیں؟ صاف عربی زبان میں ہے, اگلے نبیوں کی کتابوں میں بھی اس قرآن کا تذکرہ ہے. کہ انہیں یہ نشانی کافی نہیں کہ حقانیت قرآن کو تو بنی اسرائیل کے علماء بھی جانتے ہیں, اور اگر ہم اسے کسی عجمی شخص پر نازل فرماتے, بس وہ ان کے سامنے اس کی تلاوت کرتا, تو یہ اسے باور کرنے والے نہ ہوتے. اس طرح ہم نے گناہگاروں کے دلوں میں اس کے انکار کو داخل کر دیا ہے. یعنی یہ ایسے لوگ ہیں کہ جو واقعی اس کے اوپر اس کا انکار کرتے ہی رہیں گے, وہ جب تک دردناک عذابوں کو ملاحظہ نہ کر لیں, ایمان نہ لائیں گے, پس وہ عذاب ان کو اچانک یعنی ناگہاں آ جائے گا اور انہیں اس کا شعور بھی نہ ہوگا. ذرا سا سوچئے, دعا کیجئے کہ اللہ نہ کرے کہ بے شعوری میں ہی مارے جائیں اور ایسے ہو جائیں کہ جیسا کہ تیار بھی نہ ہو اور چوٹ پڑ جائے عذاب کی. پھر انہیں وہ عذاب آ لگا جن سے وہ دھمکائے جاتے تھے. آج دنیا نہیں مانتی, اللہ کو منوانا آتا ہے. تو جو کچھ بھی یہ برتتے رہے, ان میں سے کچھ بھی فائدہ نہ پہنچا سکے گا. ہم نے کسی بستی کو ہلاک نہیں کیا مگر اسی حال میں کہ اس کے لیے ڈرانے والے تھے, نصیحت کے طور پر, اور ہم ظلم کرنے والے نہیں ہیں. یہاں سے اب آگے بالکل ہی آخری آیتیں ہیں جس میں آپ کو ملے گا قرآن کا وہ مزاج جس کو مکہ والے نہیں سمجھے. ان آیات میں بھی دیکھیے قرآن کی حقانیت ہے. جبرائیل کے راستے نبی صلی اللہ علیہ وسلم کے دل پر یہ نازل ہوتا تھا, واضح اور عربی میں تھا, سمجھ آنے والا تھا. عربوں کی زبان عربی تھی تو عربی میں نازل ہوا. آج آپ میں اپنی زبان میں اس کو پڑھیں گے تو ہمیں تبھی سمجھ آئے گا. اور اب آگے آپ دیکھیں گے کہ اس قرآن کے بارے میں جو ان لوگوں کے گمان تھے وہ ان کے غلط تھے. یعنی انہوں نے نبی صلی اللہ علیہ وسلم کی بات کو نہیں مانا. تو ہم اس کو پڑھیں گے, لیکن اس سے پہلے 203 سے کچھ آیات شاید مس ہوئی ہیں, دیکھ لیجئے. اس وقت کہیں گے کیا ہمیں کچھ مہلت دی جائے گی؟ پس کیا یہ ہمارے عذاب کی جلدی مچا رہے ہیں؟ اچھا یہ بھی بتاؤ کہ اگر ہم نے انہیں کئی سال بھی فائدہ اٹھانے دیا, پھر انہیں وہ عذاب آ لگا جن سے یہ دھمکائے جاتے تھے, تو جو کچھ بھی یہ برتتے رہے, ان میں سے کچھ بھی فائدہ نہ پہنچا سکے گا. ہم نے کسی بستی کو ہلاک نہیں کیا مگر اسی حال میں, کس کے ڈرانے والے تھے, نصیحت کے طور پر, اور ہم ظلم کرنے والے نہیں. تو کیا پتہ چلا کہ اللہ نے تو ساری حجتیں تمام کر دی پچھلی کتابوں کی اور اس قرآن کی اور ساری, لیکن جن کو نہیں ماننا تھا نہیں مانا. اور آپ ذرا اس کو تصور کی نگاہ سے دیکھیے کہ نبی صلی اللہ علیہ وسلم کے دور کے لوگوں میں جب یہ باتیں ہوتی تھی تو ان کو کیسا لگتا تھا. اب آگے آئے 210 سے 223 تک. قرآن ایک کھلی اور واضح نشانی کے طور پہ بھی دکھے گا, اور کچھ باتیں شعر و شاعری سے متعلق. وَمَا تَنَزَّلَتْ بِهِ الشَّيَاطِينَ, اس قرآن کو شیاطین نہیں لائے, نہ وہ اس قابل ہے, نہ وہ اس قابل ہیں, نہ انہیں اس کی طاقت ہے, بلکہ وہ تو سننے سے بھی محروم کر دیے گئے ہیں. بس تو اللہ تعالیٰ کے ساتھ کسی اور معبود کو نہ پکار کہ تو بھی سزا پانے والوں میں سے ہو جائے. اور کیا کیجئے, وَانذِرَ عَشِيرَتَكَ الْأَقْرَبِينَ, और अपने करीबी रिश्तेदारों को डराइए। आप डराते हैं, कितना प्यारा हुक्म है। नबी सल्लम को जो पहला हुक्म मिला था ना, वो अपने पढ़ने का था, क्या इक़्रा बिस्मि रब्बिका। और वही में जो दूसरी मारूफ वही है, वो एक तो सूरत मुद्दसर है ना, कौम फानजर व रब्बक फकब्बर। इसी तरह इस आयत के बारे में भी उलमा कहते हैं कि ये हुक्म जब नाजिल हुआ, वानजी रशीरतक अलअक़रबीन, तो अल्लाह के नबी फिर कोहे सफा पे गए और अपने सारे रिश्तेदारों को बुलाया, सीरत में आप पढ़ते हैं, खाने पे बुलाया और उसी पे फिर कुछ लोगों ने कुछ बातें की। आइए जरा हम भी नियत करें, कल्बे सलीम अपने रिश्तेदारों के लिए तड़पता है। हम जैसे उनकी कोई और तकलीफ पसंद नहीं करते, बर्दाश्त नहीं करते ना, तो उनका हिदायत से दूर रहना भी बर्दाश्त नहीं करना। अल्लाह हमारे हमें अपने रिश्तेदारों की हिदायत का जरिया बना दे, और जहां हमारे अंदर कोई कमी है उनको हमारी हिदायत का जरिया बना दे। आगे दीन के लिए आने वालों के साथ बात करने की बातें और उसका तस्करा है 2:15। इसके साथ नरमी से पेश आ जो भी मन लाने वाला हो कि तेरी ताबेदारी करे। इससे पता चलता है कि जो दीन सीखने की नीयत से आए उसके साथ कभी हार्ड ना हो, हमेशा प्यार करे, वो वक्त का चाहे बड़े से बड़ा फिरौन क्यों ना हो, लेकिन उनके साथ अच्छे तरीके से बात करके उनके दिल के दरवाजे खोल दीजिए। अगर ये लोग तेरी नाफरमानी करें तो तू ऐलान कर दे कि मैं इन कामों से बेजार हूं जो तुम कर रहे हो। अपना पूरा भरोसा गालिब मेहरबान अल्लाह पर रख, जो तुझे देखता है जबकि तू खड़ा होता है, और सजदा करने वालों के दरमियान तेरा घूमना फिरना भी, वो बड़ा ही सुनने वाला और खूब जानने वाला है। क्या मैं तुम्हें बताऊं कि शैतान किस पर उतरते हैं। मक्का वाले नौजवेला जिब्राइल को शैतान कहते थे, मोहम्मद पर शैतान आकर कुछ न कुछ बातें दे जाता है और वो बयान करता है। नौजवेला तो उसका जवाब दिया गया, कल शैतान मुझ पे नहीं उतरते, वो तो हर झूठे गुनाहगार पर उतरते हैं। ज्योतिषी और इसी तरह काहिन शायरी, यानी वो लोग जो पामिस्ट्री दिखाते हैं, नजूम और ऐसे गलत काम, शैतानी कामों को करने वालों को गावून कहा गया। और अल्लाह के नबी ने फरमाया, जिसने काहिन की बात पर एतबार किया उसने मेरी शरीयत का इनकार किया। तो फरमाया, तो झूठे गुनाहगारों पर उतरते हैं, उचटती हुई सुनी सुनाई बात पहुंचा देते हैं और इनमें से अक्सर झूठे हैं। आसमानों पे जाकर जो वही का कुछ हिस्सा चुराते थे उसकी तरफ जिक्र है, और आगे वो आते हैं जिसकी वजह से इस सूरत को सूरत शोरा कहते हैं। 2:24 से 2:27। मजमून अच्छा हो तो शायरी अच्छी है और इसका ऑपोजिट भी है। बस लोग कहते हैं शायरी का क्या मुकाम है, तो इंशाल्लाह एंड पे बात करते हैं। व शोराओ यत्तबिउन अलगावून, शायरों की पैरवी वो करते हैं जो बहके हुए हों। क्या आपने नहीं देखा कि शायर एक एक बियाबान में सर टकराते फिरते हैं, वो कहते हैं जो करते नहीं, कौल और फेल का तजाद, सिवाय इनके जो ईमान लाए और नेक अमल किए और बकसरत अल्लाह ताला का जिक्र किया और अपनी मजलूमी के बाद इंतकाम लिया। जिन्होंने जुल्म किया वो भी अभी जान लेंगे कि किस करवट उलटते हैं। यहां आप देखिए कि 2:24 से 2:27 में कोई भी फैसला करने की तीन कसवटियां, फुरकान, क्राइटेरियन। शायरी क्या है इस पे थोड़ी सी बात की भी जरूरत है इसमें, और इसमें हम थोड़ी सी कर लेते हैं कि क्या शायरी अच्छी होती है कि बुरी होती है। तो पहली बात है कि शेर तो अपनी जगह एक शेर ही है, अच्छा होगा कलाम नसर की तरह तो वो अच्छा है, बुरा होगा तो बुरा होगा। पीछे सारी बातें पूरी सूरत में डिटेल से करने के बाद, अंबिया कराम के तस्करों के बाद, काहिनों की बात करके, शयातीन के नजूल की बात करके, अब शायरों की बात की है, तो नोट कीजिएगा कि इन आयात में शायरों की अक्सरियत के किरदार के तीन मनफी में पहलू बयान किए गए। पहली बात है कि शायरों की पैरवी करने वाले गुमराह लोग होते हैं। फिर दूसरी बात है कि शायर खुद भी वादियों में भटकते फिरते हैं, यानी हर महफिल का रंग देखकर उसी के मुताबिक शेर कहते हैं ताकि दाद और नजराने वसूल करें। और तीसरी बात है कि वो बड़े बड़े दावे करते हैं लेकिन अमल के एतबार से इंतहाई पस्त किरदार होते हैं। ये तो है गैर मारूफ बात, लेकिन कुछ लोग अच्छे भी होते हैं, जैसे नबी सल्लम के दौर में सहाबी थे, अल्लाह के नबी ने उनकी तारीफ भी की है। तो हर महफिल में हर तरह के लोग होते हैं, अच्छे भी और बुरे भी होते हैं। अच्छे शायरों का किरदार भी यहां बयान किया गया। کہ ایمان لانے کے بعد شریعت کے مطابق زندگیاں بسر کرتے ہیں اور شاعری کے ذریعے اللہ تعالیٰ کا ذکر اور اس کی تعلیمات کو عام کرتے ہیں. تبھی آپ کو روز کوئی نہ کوئی شعر دیا جاتا ہے, کیونکہ ایک شعر جو ہوتا ہے نا وہ ایک دو صفحے پڑھنے سے زیادہ اثر رکھتا ہے. بس نثر اور پروز اور پوئٹری ہے نا, اس میں یہی فرق ہوتا ہے. تو اس لیے شاعری اپنی جگہ نہ بری ہے نہ اچھی ہے, اچھا کریں گے تو اچھی. لیکن عام طور پہ دنیا میں کیا ہو رہا ہے یہ آپ سب جانتے ہیں. زنا پھیلانے کا سب سے بڑا ذریعہ گانے ہیں جو شاعری کے قسم ہیں. آپ دیکھیے کہ عموماً گانوں میں اور شعروں میں شراب کا ذکر, کباب کا ذکر, حسن و جمال کا ذکر ہے اور زنا تک ہے. اتنے شعر زمزم پہ نہیں جتنے شراب پہ ہیں. ایسی چیزیں کہنے کرنے والے عموماً کرتے کیا ہیں, کچھ چیزیں نوٹ کر لیجئے شاید فائدہ ہو جائے. آپ دیکھیے کہ شاعری جو عام شاعری جس کو آپ پوئٹری اور گانے بجانے کہیں, کیوں برے؟ ایک تو عورتوں کا عجیب سا حسن پیش کرتے ہیں اور ایسی باتیں جو واقعی قرآن کہہ رہا ہے نہ کہتے ہیں وہ ہوتا نہیں. کون جیتا ہے تیری زلف کے سر ہونے تک, یعنی تیرے اتنے لمبے بال ہیں کہ میں اس کے سروں پہ چلتا جاؤں تو میری زندگی ختم ہو جائے, مبالغہ ہے. چاند جیسا چہرہ, اس کی پلکیں کیسی نہیں. پھر دوسری بات دیکھیے کہ ترنگ میں آ کر شاعر کبھی کبھی اللہ پر بھی تنقید کر جاتے ہیں. پھر شہوت کو جگاتے ہیں بہت سارے شعر, بدکاریاں تبھی ہوتی ہیں. پھر گناہوں کو حسین کر کے دکھاتے ہیں کچھ شاعری میں. شاعری سن کر, گانے سن کر اور ایسی گندی فلمیں دیکھ کر بغاوت کے جذبے آتے ہیں. بعض دفعہ اللہ کے بارے میں لوگ غلط باتیں کہنے لگ جاتے ہیں. اور اس طرح سے آپ دیکھیے کہ آج بھی ہماری انڈیا پاک کی جو فلمیں ہیں اس میں کیا ہے, ماں باپ ویلن ہوتے ہیں, ساری ہمدردیاں اس جوڑے سے. آج آپ اس کو بوائے فرینڈ کہے لیکن فلم میں اس کو ہیرو کہتی ہیں. تو گانوں کے ذریعے نئی نسل کے دل پاک نہیں رہتے. اور ایک جملہ بول دیتی ہوں, جب تک گانے نہیں چھٹتے قرآن کی محبت نہیں آتی الا ماشاء اللہ. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہماری رحمت رکھے. پھر اس میں آپ دیکھیں کہ ہم نے اس پوری صورت میں حق اور باطل کے مارکے سنے ہیں نا, قوموں کے ناطے سے, نبیوں کی قوم میں جو بھی کرتی ہیں کراتی ہیں. تو یاد رکھیے, جہاں بھی کہیں حق آئے گا جھگڑے بھی ہوں گے, گڑبڑ بھی ہوگی. یہ ایسی جیسے گھر غلط بنیاد پہ کھڑا ہو جائے, تو جب آپ غلط نقشے پر قائم کیے ہوئے گھر کو ٹھیک کریں گے تو کچھ ٹوٹ پھوٹ تو ہوگی. اس لیے ضرورت ہے کہ آپ اپنے گھروں کے رسک لے کر ان چیزوں پہ جمے رہیے جو اللہ آپ کو قرآن میں دیتا ہے. لیکن اپنا انداز اور اپنا اخلاق اچھا رکھنا چاہیے. اور یہ جو پوئٹری اور ایسی چیزیں ہیں اور صرف گفتار کے غازی بن جانا, یہ درست نہیں. درخت اپنے پھل سے پہچانا جاتا ہے, اسی طرح انسان اپنے جملوں اور اپنے بولوں سے پہچانا جاتا ہے. تو آگے آخری سورت جس پہ یہ پارا ہمارا کچھ حصہ ہی پڑھیں گے اس کا, اس میں ہم دیکھیں گے سورت نمل کو. اس کی چند چیزیں آپ کے فائدے کی خاطر. نمل چیونٹی کو کہتے ہیں. چیونٹی کا ذکر یہاں کیوں آ گیا؟ ٹیم ورک کی وجہ سے, مینجمنٹ سکلز کی وجہ سے. لیڈرشپ کو ماننے کے ساتھ ساتھ اپنے اپنے حصے کو آسن درجے پہ کرنے کی وجہ سے. 159 آیتیں ہم اس سورت میں پڑھنے لگے ہیں. اس سورت کو کے نام سے آپ سوچیں گے یہ پتہ نہیں کیا ہے, لیکن اللہ کی بے مثال قدرتوں کا بیان ہے. اگر آیات کا تجزیہ کر لیجئے تو آیت 1-6 ایمان بالآخرہ, 7-14 موسیٰ علیہ السلام پر ظہور نبوت, 15-44 حضرت سلیمان پر اللہ کی عنایات, 45-53 قوم سمود کی بدبختی, 54-58 قوم لوط کی خباثت, 59-66 اللہ تعالیٰ کی عالی شان قدرتیں, 67-82 مشرکین مکہ کے ساتھ کشمکش, 83-90 ایمان بالآخرہ, اور 91-93 نبی صلی اللہ علیہ وسلم کے لیے تین ہدایات ربانی. اب آپ دیکھ لیجئے کہ ایک صورت میں آپ کو کیا کچھ ملتا ہے. صرف ان پوائنٹر سے کم از کم آپ کو یہ تو اندازہ ہو رہا ہے کہ ہم کتنے تھوڑے سے وقت میں کتنا زیادہ سیکھنے کی کوشش میں ہوتے ہیں. اللہ ہماری حرص کو بھی قائم رکھے اور ہمیں بدلے میں توفیق بھی دے کہ ہم فائدہ لے سکیں. آئیے شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم. توسین, تلک آیات القرآن و کتاب مبین, ہدا و بشرا للمؤمنین الذین یقیمون الصلاۃ و یؤتون الزکاۃ وہم بالآخرۃ ہم یوقنون. پہلی 6 آیات ایمان بالآخرہ کی اہمیت بھی ہے اور مومنین کے لیے خوشخبریاں بھی ہیں. توسین, یہ آیتیں ہیں قرآن کی, یعنی واضح روشن کتاب کی, ہدایت اور خوشخبری ایمان والوں کے لیے. کون سے ایمان والے؟ جو نماز قائم کرتے ہیں اور زکاة ادا کرتے ہیں اور اس کے ساتھ ساتھ آخرت پر یقین رکھتے ہیں. جو لوگ قیامت پر ایمان نہیں لاتے اور ہم نے انہیں ان کے کرتوت زینت دار کر دکھائے ہیں, پس وہ بھٹکتے پھرتے ہیں. یہی لوگ ہیں جن کے لیے برا عذاب ہے, آخرت میں بھی وہ سخت نقصان یافتا ہیں. بے شک آپ کو اللہ تعالی حکیم و علیم کی طرف سے قرآن سکھایا جا رہا ہے. اللہ ہمیں سیکھنے والوں میں ہی رکھے. اور آپ دیکھیے کتنا پیارا کلام انداز ہے نا, کہ اللہ کی کتاب سیکھ رہے ہو, کوئی فکشن نہیں, کوئی پوئٹری نہیں. لوگ تو نہ جانے لوگوں کی لکھی پڑھی کتابیں پڑھ سن پر چاہتے ہیں, تو خوش ہوئیے اس وقت بھی اپنے حال پہ. اور جتنا زیادہ اس پہ آپ کا دل جمتا جائے گا, اللہ آپ کے دل کو پاک کرتا جائے گا. یہاں دیکھیے آیت میں خدم و بشرا للمومنین کی بات ہے, تو کیا پتہ چلا کہ قرآن ایمان لانے والوں کے لیے ہدایت اور خوشخبری ہے, حق اور سلامتی کے راستوں کو واضح کرنے والی کتاب, ایمان والوں کی صراط مستقیم کی طرف رہنمائی کرتی ہے. قرآن پر عمل کرنے والے سعادت اور کمال کے درجے پر پہنچ جاتے ہیں اور دونوں جہانوں کی خیر سمیٹتے ہیں. اللہم اجعلنا منہم. دعا کیجیے. آیت 7 سے 14 میں دیکھ لیجئے, مشکل حالات میں بھی دین کا کام کرنا ہے. حضرت موسیٰ پر ظہور نبوت ہو رہا ہے, جس کی روشنی میں آپ یہ بات سیکھیں گے. اس قال موسیٰ لأہلہ انی آنست نارا, یاد ہوگا جبکہ موسیٰ نے اپنے گھر والوں سے کہا کہ میں نے ایک آگ دیکھی ہے, میں وہاں سے یا تو کوئی خبر لے کر یا آگ کا کوئی سلگتا ہوا انگارہ لے کر ابھی تمہارے پاس آؤں گا تاکہ تم سینک تاپ لو. موسیٰ علیہ السلام ایک قوام کی صورت میں آپ کو ادھر دیکھ رہے ہیں. اچھے شوہر اور اچھے باپ اپنے بیوی اور بچوں کا خیال رکھتے ہیں, یہ کوئی دین سے ہٹی بھی باہر کی بات نہیں ہے. بیوی کو چھوڑ کر اور اللہ کے حکم پر وہ جب ادھر نکلے اور ساتھ پہنچے تو کیسے رستے میں اللہ نے ان کو نبوت عطا فرمائی. جب وہاں پہنچے تو آواز دی گئی کہ بابرکت ہے وہ جو اس آگ میں ہے, اور برکت دیا گیا ہے وہ جو اس کے آس پاس ہے, اور پاک ہے اللہ تعالیٰ تمام جہانوں کا پالنے والا. موسیٰ بات سنیے, یہ کہ میں ہی اللہ ہوں غالب با حکمت, تو اپنی لاٹھی ڈال دے. موسیٰ علیہ السلام نے جب اسے ہلتا جلتا دیکھا اس طرح کہ گویا وہ ایک سانپ ہے, تو منہ موڑے ہوئے پیٹ پھیر کر بھاگے اور پلٹ کر بھی نہ دیکھا. اے موسیٰ خوف نہ کھا, میرے حضور تو پیغمبر ڈرا نہیں کرتے, لیکن جو لوگ ظلم کریں پھر اس کے عوض نیکی کریں اس برائی کے پیچھے, تو میں بھی بخشنے والا مہربان ہوں. اور اپنا ہاتھ اپنے گریبان میں ڈال, وہ سفید چمکیلا ہو کر نکلے گا بغیر کسی عیب کے. تو 9 نشانیاں لے کر فرعون اور اس کی قوم کی طرف جا, یقیناً وہ بدکاروں کا گروہ ہے. پس جب ان کے پاس آنکھیں کھول دینے والے ہمارے معجزے پہنچے تو کہنے لگے یہ تو صریح جادو ہے. انہوں نے انکار کر دیا حالانکہ ان کے دل یقین کر چکے تھے صرف ظلم اور تکبر کی بنا پر. بس دیکھ لیجئے کہ ان فتنہ پرداز لوگوں کا انجام کیا ہوا. کیا پتہ چلا کہ موسیٰ کا دل قلب سلیم تھا. اللہ نے کہا لاٹھی ڈال دو تو ڈال دی, لیکن فرعون کا دل قلب پاک اور قلب سلیم نہیں تھا کہ اتنی بڑی نشانیاں دیکھ کر بھی بات کو نہ مانے. ترمذی کی روایت ہے 1987 آیت 11 کے ساتھ ہے, ابو ذر رضی اللہ عنہ راوی ہیں. آپ نے فرمایا جہاں بھی رہو اللہ سے ڈرو, برائی کے بعد جو تم سے ہو جائے بھلائی کرو, جو برائی کو مٹا دے, اور لوگوں کے ساتھ حسن سلوک سے پیش آؤ. تو برے کے ساتھ برا بنیں گے تو فائدہ نہیں ہوگا, قلب سلیم والے برے کے ساتھ اچھا بنتے ہیں. آگے آیت نمبر 15 سے 18 تک حضرت سلیمان علیہ السلام پر اللہ کے فضل کی باتیں بھی ہیں اور اسی کے ساتھ ساتھ علم کی فضیلت بھی ہے. وَلَقَدْ آتَيْنَا دَاوُودَ وَسُلَيْمَانَ عِلْمًا, اور یقیناً ہم نے داؤد اور سلیمان کو علم دے رکھا تھا, اور دونوں نے کہا تعریف اس اللہ کے لیے ہے جس نے ہمیں اپنے بہت سارے ایمان والے بندوں میں سے فضیلت دی, یعنی بہت سارے ایمانداروں پر فضیلت عطا فرمائی. اور داؤد کے وارث سلیمان ہوئے اور کہنے لگے لوگوں ہمیں پرندوں کی بولی سکھائی گئی ہے اور ہم سب کچھ دیے گئے ہیں, بے شک یہ بالکل کھلا ہوا فضل الہی ہے. सुलेमान के सामने इनके तमाम लश्कर जिन्नात और इंसान और परिंद में से जमा किए गए। हर हर किस्म अलग अलग दर्जा बंदी कर दी गई। ऑर्गेनाइज थे हजरत सुलेमान। जब वो चींटियों के मैदान में पहुंचे तो एक चींटी ने कहा, ए चींटियों, अपने अपने घरों में घुस जाओ। क्या पता चला कि इनको भी जान प्यारी होती है। ऐसा न हो कि बेखबरी में सुलेमान और उसका लश्कर तुम्हें रौन डाले। आगे देखिए हजरत सुलेमान की दुआ। फतबस्समा दाहिक मिन कौलिहा वकाल रब्बी औज़ेनी। इसकी इस बात पर हजरत सुलेमान मुस्कुराकर हंस दिए और दुआ करने लगे कि परवरदिगार, तू मुझे तौफीक दे कि मैं तेरी नेमतों का शुक्र अदा करूं या शुक्र बजा लाऊं जो तूने मुझ पर इनाम की और मेरे माँ बाप पर, और मैं ऐसे नेक अमल करता रहूं जिनसे तू खुश रहे। मुझे अपनी रहमत से नेक बंदों में शामिल कर ले। दुआ है आपके सामने। रब्बी औज़ेनी अनशकुर नेमतक अल्लती अनमत अलैया वला वालिदैया वनामल सालिहन तरदाहु अदखिलनी बिरहमतिका फी इबादिका सालिहीन। क्या पता चला कि जब कल्ब कल्बे सलीम होता है तो नेमतों को अल्लाह का फजल करार दिया जाता है, जैसे हज़रत सुलेमान ने किया। बड़ी से बड़ी नेमत मिल जाए, जैसे परिंदों की बोलियां समझना, तब भी फख्र नहीं हुआ। और इसी तरह इजी गोइंग थे और माँ बाप के लिए भी दुआ करता है कल्बे सलीम वाला। वो ये नहीं कहता कि मैं बड़ा हूँ अपने माँ बाप से। आगे किस्सा मलका सबा शुरू होगा। आयत 20 से लेके 44 तक ये किस्सा चलेगा। खास तौर पे 20 से 28 में खुद खुद के जरिए कौम सबा का तारुफ होगा। आप सुनेंगे कि परिंदे भी बड़े काम के होते हैं। व तफक्कद तैर फकाल मालिया ला अरल मा अरल हुदहुद। आपने परिंदों की देखभाल की और फरमाने लगे, क्या बात है, मैं हुदहुद को नहीं देख रहा, क्या वाकई वो गैर हाजिर है? यकीनन मैं इसे सख्त सजा दूंगा या ज़िबा कर डालूंगा या मेरे सामने कोई सरीख दलील पेश कर दे। क्या पता चला कि परिंदे से भी पहले बात सुनूंगा फिर सजा दूंगा। ये थी दौरे सुलेमानी में इंसाफ की कैफियत। तो इंसानों की बात क्यों ना सुनी जाए। हजरत सुलेमान और दाऊद का दौर बहुत खूबसूरत दौर था। आगे सूरत स्वाद और सौफात में हम इसको डिटेल से देख लेंगे इंशाल्लाह। अभी तो किस्सों को किस्सों की तरह लीजिए। कुछ ज्यादा देर नहीं गुजरी थी कि आकर इसने कहा, मैं कैसी खबर लाया हूं कि तुझे इसकी खबर ही नहीं। मैं सबा की एक सच्ची खबर तेरे पास लाया हूं। मैंने देखा कि इनकी बादशाहत एक औरत कर रही है जिसे हर किस्म की चीज से कुछ न कुछ दिया गया है और इसका तख्त भी बहुत बड़ी अजमत वाला है। मैंने इसे और इसकी कौम को अल्लाह को छोड़कर सूरज को सजदा करते हुए पाया। शैतान ने इनके काम इन्हें भले कर दिखाए के सही रास्ते रोक दिया, बस वो हिदायत पर नहीं आते। क्या पता चला कि शिर्क करने वाले से तो वो परिंदा बेहतर है। जिसको अल्लाह की तौहीद समझ आ जाए तो परिंदों के दिल भी कल्बे सलीम होते हैं फितरी तौर पर। अल्लाह अकबर कबीरा। मैंने इसे और इसकी कौम को अल्लाह को छोड़कर सजदा करते हुए पाया। इस जुमले पे गौर कीजिए। हैरत है परिंदे को, इंसानों को क्यों नहीं होती। शैतान ने इनके काम इन्हें भले करके दिखलाकर सही रास्ते रोक दिया। नुक्ता फिक्र है वो ही, बस वो हिदायत पर नहीं आते। दुआ कर लीजिए अल्लाह हिदायत का जरिया बना दे कि इसी अल्लाह के लिए सजदे करें जो आसमानों और जमीन की पोशीदा चीजों को बाहर निकालता है और जो कुछ तुम छुपाते हो और जाहिर करते हो वो सब कुछ जानता है। इसके सिवा कोई माबूद बर हक नहीं, वो अजमत वाले अर्श का मालिक है। सुलेमान ने कहा, अब हम देखेंगे कि तूने सच कहा या झूठा, यानी तस्दीक करना चाहिए। मेरे इस खत को ले जाकर इन्हें दे दे, फिर इनके पास से हट जा। हटा यानी साइड पर खड़ा हो जा और देख वो क्या जवाब देते हैं। अब मलका ने खत उठाया तो क्या हुआ, वो कहने लगी है, सरदारों मेरी तरफ एक बाबुक्कत खत डाला गया है, यानी कि ये खुफिया खतों किताबत नहीं थी, सबके बीच में थी, जो सुलेमान की तरफ से है और जो बख्शिश करने वाले मेहरबान अल्लाह के नाम से शुरू है। ये है बिस्मिल्लाह, कुरान में एक एक्स्ट्रा टाइम पे जो आती है। ये कि तुम मेरे सामने सरकशी न करो और मुसलमान बनकर मेरे पास आ जाओ। इसने कहा है, मेरे सरदारों तुम मेरे इस मामले में मुझे कोई मशवरा तो दो। मैं किसी अमर का कतई फैसला जब तक तुम्हारी मौजूदगी और राय ना हो नहीं किया करती। इन सब ने जवाब दिया कि हम ताकत और कुव्वत वाले सख्त लड़ने फिरने भिड़ने वाले हैं। आगे आपको इख्तियार है कि आप खुद ही सोच लीजिए कि हमें आप क्या कुछ हुक्म फरमाती हैं। इसने कहा कि बादशाह जब किसी बस्ती में घुसते हैं तो इसे उजाड़ डालते हैं और वहां के बाइज्जत लोगों को जलील कर देते हैं। ये लोग भी ऐसा ही करेंगे। मैं इन्हें एक हदिया भेजने वाली हूँ, फिर देख लूंगी कि कासिद क्या जवाब लेकर लौटते हैं। आजमाना चाह रही थी कि लालची तो नहीं है हज़रत सुलेमान। बस जब कासिद सुलेमान के पास पहुंचा अलैहि सलाम, तो आपने फरमाया, क्या तुम मुझे माल से मदद देना चाहते हो? मुझे तो मेरे रब ने बहुत बेहतर दे रखा है जो इसने तुम्हें दे रखा है, बस तुम ही अपने तोहफे से खुश रहो। पता चल गया कि ये लालची नहीं है। जा इनकी तरफ वापस लौट जा, हम इनके मुकाबले पर वो लश्कर लाएंगे जिनके सामने पड़ने की इनमें ताकत नहीं, और हम इन्हें जलीलो पस्त करके वहां से निकाल बाहर करेंगे। आपने फरमाया, सरदारो, तुम में से कोई है जो इनके मुसलमान होकर पहुंचने से पहले ही इसका तख्त मुझे ला दे? एक कवि हैकल जिन कहने लगा, आप अपनी इस मजलिस से उठें, इससे पहले कि मुझे इसे आपके पास ला देता हूँ। यकीन मानिए कि मैं इस पर कादिर हूँ और मैं हूँ भी अमानतदार। जिसके पास किताब का इल्म था वो बोल उठा, क्या आप पलक छपकाएं या इससे भी पहले मैं इसे आपके पास पहुंचा सकता हूँ? जब आपने इसे अपने पास मौजूद पाया तो फरमाने लगे, हाज़ा मिन फ़ज़्ल रब्बी, यही मेरे रब का फजल है, ताकि वो मुझे आजमाए कि मैं शुक्रगुजारी करता हूँ या फिर नाशुक्री। शुक्रगुजार अपने ही नफे के लिए शुक्रगुजारी करता है, और जो नाशुक्री करता है तो मेरा पैगंबर यानी मेरा परवरदिगार बेपरवाह और बुजुर्ग गनी और करीम है। जब कोई नेमत मिली तो शुक्र अल्लाह का अदा किया। हुक्म दिया कि इस तख्त में कुछ फेर दो यानी कुछ रद्दो बदल कर दो, ताकि मालूम हो जाए कि ये राह पा लेती है या इससे हो जाती है या इनमें से होती है जो राह नहीं पाते। फिर जब वो आ गई तो इससे कहा यानी पूछा, फिर इससे कहा गया कि ऐसा ही है तेरा भी तख्त? उसने जवाब दिया, गोया ये वही है, हमें इससे पहले ही इल्म दिया गया था और हम मुसलमान थे। औरतों की ये पहचान बड़ी होती कि अपना बर्तन पहचान लेती हैं, चाहे 10 लोगों के घर एक ही तरह के डब्बे हो, कहती हैं ये मेरा। तो मलका औरत थी, पहचान की, कहने की ये तो वही है। अब सुनिए इस औरत की विजडम पे कमेंट। इसे इन्होंने रोक रखा था जिनकी वो अल्लाह के सिवा परस्तिश करती थी या करती रही थी, यकीनन वो काफिर लोगों में से थी। इससे कहा गया कि महल में चली चलो। जिसे देखकर ये समझ कर के ये हौज है, इसने अपनी पिंडलियां खोल दी। फरमाया, ये तो शीशे से मढ़ी हुई इमारत है। कहने लगी, मेरे परवरदिगार, मैंने अपने ऊपर जुल्म किया, अब मैं सुलेमान के साथ अल्लाह रब्बुल आलमीन की मती और फरमा बरदार बनती हूँ। मलका का दिल कौन सा था? हिदायत से दूर थी लेकिन दिल गंदा नहीं था। क्या पता चला हुद हुद के जरिए पैगाम गया और मलका सबा मुसलमान हो गई, और फिरौन के पास खुद मूसा पहुंचे तो नहीं माना, हालांकि उधर मर्द है इधर औरत है। तो क्या पता चला कि दिल कलबे सलीम हो तो पैगाम कोई भी दे दे, बंदा बात सही लेकर चल पड़ता है। और इसने आपको सुलेमान की बादशाहत की निशानियां और उनके मुल्क की जो एक रोब दबा था उसका भी पता चला। हिकमतें भी बहुत सारी हैं और इसमें सब कुछ देखने के बाद पता चलता है कि वाकई अल्लाह ताला कुछ लोगों को दुनिया की नेमतें भी देता है, दीन की भी देता है। वो दुनिया में भी बड़े कामयाब होते हैं और दीन में भी। अल्लाह ताला आपको मुझे ऐसा ही कर दे। तो ना बादशाही अपनी जगह बुरी है और ना फकीरी अच्छी है, ये सब कुछ इकट्ठा जरूरी होता है। जरूरत है इस बात की कि दिल अल्लाह से जुड़ा हो। हजरत सुलेमान का जो मिजाज आपको इधर दिखा है ना, उनको दुनिया की दौलत नहीं चाहिए थी। बादशाह तो थे लेकिन मलका के तोहफे सारे वापस कर दिए। अलामा इकबाल इस पे बड़े खूबसूरत अशार कहते हैं, आप बताऊं तुझको रमजे आया इन नल मलूक, सल्तनत अकवाम गालिब की है एक जादूगरी, ख्वाब से बेदार होता है जरा महकूम अगर, फिर सुला देती है इसको हुक्मरान की साहरी। यानी मलका ने तोहफे दिए लेकिन हजरत सुलेमान ने रिजेक्ट कर दिए। ये मिजाज हो जाए तो बादशाहत बुरी नहीं। तो दुनियादारी नहीं थी उनके अंदर, जरूरत के लिए चीजों को इस्तेमाल करते थे और मलका ने जो इम्तिहान लिया उसमें ये कामयाब हो गए। और मलका भी कामयाब हो गई जब सुलेमान अलैहिस्सलाम ने उनका इम्तिहान लिया, तो गोया के शीशे के फर्श पे उनको खड़ा करके दिखा दिया कि दीन के अंदर भी बड़ी कुव्वत है। कभी कभी दीन का डिस्प्ले अच्छा होता है, उससे फायदा होता है, क्योंकि लोग दीन को जो बड़ा कमजोर और हल्का फुल्का समझते हैं ना, तो वो दूर हो जाता है। कैसे शीशों का फर्श था और वो समझी कि ये पानी है। तो असल बात ये है कि आज हमारी आंखें गैरों की चीजों से फटती हैं, हालांकि हमारी मुसलमानों की अपनी तारीख आप पढ़ रहे हैं अंबिया कराम की। इसी पे किसी ने कहा कि अहले नजर, अहले नजर जौके नजर खूब है, लेकिन जो शय की हकीकत को न देखे वो नजर क्या। और नजर को खीरा करती है चमक तहजीब हाजिर की, ये सनाई मगर झूठे नगों की रेजाकारी है। आज हम दुनिया में थोड़े से पैसे और डॉलर देकर कहते हैं बहुत कुछ है, हजरत सुलेमान की सल्तनत को देखें तो आपको समझ आ जाता है कि वो तो कुछ भी ना था। आगे फिर कौसमों के किस्से शुरू होते हैं, 45 से 53 में कौम समूद की बदबख्तियों का तस्करा। वलकद अरसलना इला समूद अखाहुम सालिहा, यकीनन हमने समूद की तरफ इनके भाई सालेह को भेजा कि तुम सब अल्लाह की इबादत करो, फिर भी वो दो फरीक बनकर आपस में लड़ने झगड़ने लगे। आपने फरमाया मेरी कौम के लोगों, तुम नेकी से पहले बुराई की जल्दी क्यों मचा रहे हो, तुम अल्लाह से इस्तिग़फ़ार क्यों नहीं करते ताकि तुम पर रहम किया जाए। वो कहने लगे हम तेरी और तेरे साथियों की बदशगुनी ले रहे हैं। आपने फरमाया तुम्हारी बदशगुनी अल्लाह के हाँ है, बल्कि तुम फितनों में पड़ चुके हो, बल्कि तुम फितने में पड़े हुए लोग हो। इस शहर में 9 सरदार थे जो जमीन में फसाद बरपा करते थे और इस्लाह नहीं करते थे। उन्होंने आपस में बड़ी कस्में खाकर अहद किया कि रात ही को सालेह और इनके घर वालों पर हम छापा मारेंगे और इनके वारिसों से साफ कह देंगे कि हम इसके अहल की हलाकत के वक्त मौजूद ही ना थे। और हम बिल्कुल सच्चे हैं, बिल्कुल नबी के साथ भी उधर मक्का में यही कुछ हो रहा था। ये जब आयतें नाजिल हो रही हैं कि कैसे आपकी भी जान लेने के लिए कोशिशें की जा रही थी, वही वाकयात इधर बयान हो रहे हैं। उन्होंने मकर यानी खुफिया तदबीर किया और हमने भी, और वो इसे समझते ही न थे। अब देख ले कि इनके मकर का इंजाम कैसा हुआ कि हमने इनको और इनकी कौम को सबको गारत कर दिया। ये हैं इनके मकानात जो इनके जुल्म की वजह से उजड़े पड़े हैं। जो लोग इल्म रखते हैं इनके लिए इसमें बड़ी निशानी है। हमने इनको जो ईमान लाए थे और परहेजगार थे बाल बाल बचा लिया। अल्लाह ने कौम समूद की बदबख्तियों को बयान करके हम सबको भी सिखा दिया कि जो भी अपने दौर में नबी की कदर नहीं करेगी कौम, उसका यही इंजाम होगा। और अब आगे आयत 54 से 58 कौम लूत का किस्सा। आप कहिए बार बार क्यों किस्से आ रहे हैं, इसलिए कि हम सबक ही नहीं ले रहे। पूरा सबक ले लेंगे तो अल्लाह ताला सबक को दोहराना छोड़ देंगे। वलूत अनिस्काल अली कौमी ही अतातून अल्फाहिशा, और लूत अलैहिस्सलाम का जिक्र करोगे जबकि इन्होंने अपनी कौम से कहा कि अब बावजूद देखने भालने के फिर भी तुम बदकारी कर रहे हो, ये क्या बात है कि तुम औरतों को छोड़कर मर्दों के पास शहवत से आते हो, हक यह कि तुम बड़ी नादानी कर रहे हो। कौम का जवाब सिवाय इस कहने के और कुछ न था कि आले लूत को अपने शहर से शहर बदर कर दो। आखिर में लोगों को यही मिलता है कि इनको निकाल दो, ना रहे ये ना रहे इनका पैगाम। तो यही बात इधर इन्होंने कही, ये तो बड़े पाकबाज बन रहे हैं, बस हमने इसे और इसके अहल को सिवाय इसकी बीवी के सब को बचा लिया। इसका अंदाजा तो बाकी रह जाने वालों में हम लगा ही चुके थे और इन पर एक खास किस्म की बारिश बरसा दी, बस इन धमकाए हुए लोगों पर बुरी बारिश हुई। अल्लाह ताला ऐसी बुरी हालत से बचा दे, नसब नहीं काम आता। जब अपना दिल पाक ना होना तो नबी की बीवी बनकर भी नहीं फायदा होगा। और फिर आखिरी आयत है सूरत के पारे की है, सूरत तो आगे चलेगी। قُلْ الْحَمْدُ لِلَّهِ وَسَلَامٌ عَلَىٰ عِبَادِهِ الَّذِينَ اصْطَفَىٰ، नेक लोगों को खिराज तहसीन पेश किया जा रहा है पारे के एंड पे। और यही पैगाम है इस पूरे पारे में कि अगर दिल पाक होंगे, दिल सलामत होंगे, तो बिल आखिर अल्लाह की तरफ से खैर और भलाई उन्हीं को मिलेगी। तो कह दे कि तमाम तारीफ अल्लाह ही के लिए है और इसके बरगजीदा बंदों पर सलाम है। क्या अल्लाह बेहतर है या वो जिन्हें ये लोग शरीक ठहरा रहे हैं। अगर आज हमने इतना ज्यादा शिर्क और तौहीद और कुफर का फर्क देखा है ना, इसके बाद अगर हमारे दिल शिर्क से पाक हो जाए, फिर बहुत ज्यादा हमने अंबिया कराम के बारे में जाना है, खासतौर पर नबी सल्लम की तकजीब, तो अगर दिल नबी की नबुवत को मान ले और इसी तरह मुख्तलिफ तरीके बाप दादा के यानी वही कल्बे सलीम की मुख्तलिफ कैफियात को जहन में रख लीजिए, तो फिर आपको इस बारे से क्या मिलेगा कि आज के मुसलमान का दिल मुर्दा हो चुका है, इसको जिंदा करना है। दिल मुर्दा दिल नहीं, इसे जिंदा कर दोबारा, कि यही है उम्मतों के मर्दे कोहन का चारा। इस दुआ के साथ पूरा करते हैं कि अल्लाह हमारे दिलों को पाक कर दे। रब्बना तकब्बल मिन्ना इन्नक अंतस समीउल अलीम व तुब अलैना इन्नक अंतत तव्वाबुर रहीम। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।